आगे सबक देखिए भाई। फसलुन फिल कफारा قال كفارة اليمين عتق رقبة يجزئ فيها ما يجزئ في الظهار وإن شاء كسى عشرة مساكين كل واحد صوما فما زاد وأدناه ما يجوز فيه الصلاة وإن شاء أطعم عشرة مساكين كالإطعام في كفارة الظهار والأصل فيه قوله تعالى فكفارته إطعام عشرة مساكين الآية। भाई गुज़श्ता सबक में हमने किताबुल ऐमान शुरू की थी। मैंने आपको बतलाया कि ऐमान जमा है यमीन की भाई, और अरबी जुबान में यमीन का माना है कुव्वत और ताकत, और शरीयत में यमीन जो है उस अक्द का नाम है जिसके जरिए बात करने वाला अपनी बात को मजबूत करता है और उसको कुव्वत देता है। मसलन अल्लाह का नाम साथ मिला देता है या इसी तरह तालीक कर देता है। आपको मैंने बतलाया था कि तालीक को भी फिका के अंदर यमीन कहते हैं, इसलिए क्योंकि जिस तरह कसम जो है खाने से लाजिम हो जाती है, उससे रुजू नहीं हो सकता, इसी तरह तालीक भी एक दफा कर दी जाए तो वो लाजिम हो जाती है, उससे रुजू नहीं किया जा सकता। और नीज जैसे कसम जो है किसी काम पर उभारने के लिए या किसी काम से रोकने के लिए खाई जाती है, इसी तरह तालीक भी किसी काम पर उभारने के लिए और किसी काम से रोकने के लिए की जाती है। और फिर साहिब हिदाया ने आपको बतलाया कि कस्में जो हैं वो तीन किस्म पर हैं, एक यमीन गमूस है, एक यमीन मुनाकिदा है और एक यमीन लगो है। यमीन गमूस इसे कहते हैं कि माजी की किसी बात पर इंसान झूठी कसम खा ले, और मैंने आपको बतलाया था कि ये गुनाह कबीरा है भाई, और ये कफारा देने से भी अब ये गुनाह माफ नहीं होगा, बल्कि इसमें सिर्फ तौबा और इस्तिगफार करे और अल्लाह से माफी तलब करे। जबकि इमाम शाफई रहमहुल्ला फरमाते हैं कि यमीन गमूस के अंदर भी कफारा दिया जा सकता है, इसलिए क्योंकि कफारे का मकसद जो है वो जो अल्लाह के नाम की बेहुर्मती हुई है उस गुनाह को खत्म करना है, और यमीन गमूस के अंदर भी अल्लाह के नाम की बेहुर्मती पाई गई है तो इसमें भी कफारा जायज है भाई। जबकि हम कहते हैं कि यमीन गमूस तो कबीरा महज है भाई, यानी ये सिर्फ और सिर्फ गुनाह ही है, वो कबीरा गुनाह है। जबकि ये जो कफारा जो है वो उसमें सजा का भी पहलू है। बाज एतबार से देखें तो ये सजा है कि एक किसी फेल की वजह से शरीयत ने आप पर इसको वाजिब कर दिया है जुर्माने के तौर पर, सजा के तौर पर। और बाज एतबार से देखें तो ये जो कफारा है ये इबादत है, क्योंकि इसके लिए बाकायदा नीयत करना पड़ती है और इसी तरह रोजे वगैरह से ये अदा होती है। तो जब कफारे के अंदर सजा का भी पहलू है और इबादत का भी पहलू है तो इसका ताल्लुक सिर्फ उन चीजों से हो सकता है जिनमें इबाहत का पहलू भी हो और ममनू होने का भी पहलू हो। बाज एतबार से देखें तो वो मुबाह हो और बाज एतबार से देखें तो वो ममनू हो, तो इस किस्म का जो फेल होगा उसके साथ कफारे का ताल्लुक हो सकता है। जबकि ये जो यमीन गमूस है ये तो कबीरा महज है, इसमें तो इबाहत का कोई पहलू नहीं है भाई, इसमें इबाहत का कोई पहलू नहीं है, लिहाजा इस यमीन गमूस को यमीन मुनाकिदा के साथ नहीं मिलाया जा सकता। और फिर साहिब हिदाया ने आपको बतलाया कि यमीन की दूसरी किस्म जो है वो यमीन मुनाकिदा है, और वो ये कि आदमी मुस्तकबिल के किसी काम के करने या न करने की कसम खा ले, तो इस सूरत में ये कसम मुनाकिद हो गई और अगर इसने उस कसम को तोड़ दिया तो इस पर कफारा लाजिम होगा भाई। और तीसरी किस्म जो है वो यमीन लग्व है। यमीन लग्व मैंने बतलाया कि इसकी तफसीर में उलमा का इख्तिलाफ है, तो बाज उलमा फरमाते हैं यमीन लग्व उस कसम को कहते हैं जो किसी शख्स का मसलन तकिया कलाम है कसम खाना, وہ ہر ہر بات پر قسم اٹھاتا ہے، اس کی ایسی عادت بن چکی ہے، تو اس کو یمین لغو کہتے ہیں۔ اور اسی طرح بعض نے کہا یمین لغو یہ ہے کہ ایک شخص ایک چیز کے بارے میں قسم اٹھاتا ہے اور اس کا گمان ہے کہ یہ چیز ایسی ہی ہے، یعنی وہ اپنے گمان میں سچی قسم کھا رہا ہے، لیکن حقیقت اس کے برعکس ہوتی ہے، تو یہ بھی یمین لغو ہے۔ اور پھر صاحب ہدایہ نے آپ کو بتلایا کہ قسم کے اندر چاہے ارادے سے قسم کھائی جائے، چاہے زبردستی قسم کھلائی جائے، چاہے بھولے سے قسم کھا لے، تمام صورتوں کے اندر یہ قسم منعقد ہو جائے گی۔ اور اسی طرح اگر وہ جو محلوف علیہ فعل ہے، یعنی جس کی قسم اٹھائی تھی، اگر وہ اپنے ارادے سے کر لے یا وہ زبردستی کروایا جائے یا بھولے سے کر لے، تو تمام صورتوں میں وہ فعل تو پایا گیا جو حانث ہونے کی شرط تھی، تو لہذا وہ حانث ہو جائے گا بھائی۔ اور چاہے یہ فعل کرنے والا بے ہوش یا مجنون ہی کیوں نہ ہو، پھر بھی اس پر کفارہ واجب ہو جائے گا۔ حالانکہ مجنون اور بے ہوش کا تو کوئی گناہ نہیں ہوتا، اور کفارے کے اندر جو حکمت ہے وہ گناہ کو ختم کرنا ہے، گناہ کو اٹھا دینا ہے۔ تو صاحب ہدایہ نے بتایا کہ اگرچہ کفارے کی حکمت جو ہے گناہ کو ختم کر دینا ہے، لیکن اب اس حکم کا مدار دلیل پر ہو گیا ہے، تو جب بھی دلیل پائی جائے گی کفارہ واجب ہو جائے گا، اور دلیل کیا ہے؟ وہ حانث ہونا ہے۔ تو جب بھی حانث ہوگا کفارہ واجب ہو جائے گا، چاہے وہاں گناہ ہو چاہے نہ ہو بھائی۔ اور پھر اس کے بعد صاحب ہدایہ نے وہ الفاظ ذکر فرمائے تھے کہ جن کے ساتھ قسم منعقد ہو جاتی ہے، اور بتلایا تھا کہ اللہ کے نام کی قسم کھائی جائے تو قسم منعقد ہو جائے گی، چاہے اللہ کے اس میں ذاتی کو ذکر کیا جائے، جیسے لفظ اللہ کو کہ واللہ میں یہ کام ضرور کروں گا، تو دیکھو یہاں پر اس قسم کھانے والے نے اللہ کے اسم ذاتی کو ذکر کیا، تو اس صورت میں بھی قسم منعقد ہو جائے گی۔ اور اگر اللہ کے صفاتی اسم کو ذکر کرے پھر بھی قسم منعقد ہو جائے گی، مثلا الرحمن یا الرحیم یا العزیز یا الغفار وغیرہ، تو اللہ کے نام چاہے ذاتی ہو چاہے صفاتی، ان کے ساتھ قسم منعقد ہو جائے گی۔ اور اگر اللہ کی صفات کی قسم کھائی، مثلا اللہ کی عزت کی قسم یا اللہ کی عظمت کی قسم یا اللہ کی کبریائی اور بڑائی کی قسم یا اللہ کے جلال کی قسم، میں نے بتایا تھا جلال کا معنی بھی عظمت ہے اور بلندی مرتبہ ہے، تو اگر اللہ کی صفات کی قسم کھائی تو پھر اس میں عرف کو دیکھا جائے گا کہ عرف کے اندر اس قسم کی قسم رائج ہے یا نہیں، یعنی عام لوگوں میں اس کا رواج ہے کہ نہیں۔ اگر عام لوگوں میں اس قسم کی قسم کھانے کا رواج ہو تو پھر یہ قسم منعقد ہو جائے گی، اور اگر اس کا رواج نہ ہو پھر قسم منعقد نہیں ہوگی۔ اور میں نے آپ کو یہ بھی بتلایا تھا کہ مخلوق کے لیے جائز نہیں ہے کہ وہ خالق کے علاوہ کسی اور کی قسم کھائے بھائی، تو مخلوق صرف خالق کی قسم کھا سکتی ہے، جبکہ خالق جو ہے اس کی مرضی ہے، وہ اپنی مخلوق میں سے جس کی چاہے وہ قسم کھا سکتا ہے، اس لیے کیونکہ وہ خالق ہے بھائی، اس سے کوئی پوچھ نہیں سکتا، تو خالق اپنی مخلوق میں سے جس کی چاہے قسم کھا سکتا ہے، لیکن مخلوق جو ہے خالق کے علاوہ کسی اور کی قسم نہیں کھا سکتی۔ اور پھر اس کے بعد صاحب ہدایہ نے ذکر کیا کہ کوئی مثلا اللہ کے علم کی قسم کھاتا ہے، اب یہ علم اللہ کی صفت ہے، لیکن اس قسم کی قسم کا رواج نہیں ہے، تو لہذا یہ قسم منعقد نہیں ہوگی۔ اور نیز اس لیے بھی کیونکہ علم بول کر معلوم کا ارادہ کیا جاتا ہے عام طور پر، اور معلوم تو اللہ کی ذات کے علاوہ چیز ہے، تو لہذا اس صورت میں غیر اللہ کی قسم ہو جائے گی اور یہ جائز نہیں۔ اسی طرح نبی یا کعبہ کی قسم کھائی تو یہ بھی منعقد نہیں ہوگی، کیونکہ یہ غیر اللہ کی قسم ہے بھائی۔ اور اسی طرح اگر قرآن کی قسم کھائی تو متن کے اندر انہوں نے ذکر کیا کہ یہ قسم بھی منعقد نہیں ہوگی، یہ قسم بھی منعقد نہیں ہوگی، لیکن میں نے بتایا کہ ہمارے عرف میں یعنی بر صغیر میں قرآن کی قسم رائج ہے، تو یہ قسم منعقد ہو جائے گی۔ اور نیز اس لیے کیونکہ یہ بھی اللہ کی صفت ہی کی قسم ہے، کیونکہ قرآن اللہ کا کلام ہے اور کلام جو ہے اللہ کی صفت ہے، تو قرآن کی قسم در حقیقت اللہ کی صفت کی قسم ہے، اور پھر اس کا رواج بھی ہے، تو یہ منعقد ہو جائے گی۔ اور اگر کسی نے قرآن یا پیغمبر سے براءت کی قسم کھائی तो ये तो कुफर है, लिहाजा इस सूरत में ये यमीन मुनाकिद हो जाएगी। मसलन कसम खाता है कि अगर मैं फुला काम करूं तो मैं पैगंबर से बरी हूं, या मैं फुला काम करूं तो मैं कुरान से बरी हूं, तो इनसे बराअत तो कुफर है भाई, और तो लिहाजा इस सूरत में ये कसम हो जाएगी भाई। और फिर साहिब हिदाया ने हरूफ कसम भी बतलाए कि कसम के लिए अरबी जुबान में वाव भी इस्तेमाल होता है, बा भी इस्तेमाल होती है, ता भी इस्तेमाल होती है, और इसी तरह कभी बा की जगह लाम भी इस्तेमाल हो जाता है, तो इन सब सूरतों में कसम मुनाकिद हो जाएगी। और अगर हर्फ कसम को हजफ कर दिया तो फिर भी कसम मुनाकिद हो जाएगी, क्योंकि कलाम अरब में हर्फ कसम को भी हजफ कर लिया जाता है इख्तिसार के लिए। और फिर उसके बाद वो जो मुकसम भी ही है, मसलन वल्लाही ला अफालू कज़ा, वल्लाही ला अफालू कज़ा, इसमें से वाव को हजफ कर लिया तो फिर इस मुकसम बिही पर यानी लफ्ज़ अल्लाह पर क्या पढ़ेंगे? तो बाजों ने कहा इस सूरत में इस पर नसब पढ़ेंगे, क्योंकि ये मंसूब हो जाएगा जर देने वाले हर्फ को हटा देने से, इसको मंसूब बिनज़इल खाफिज कहते हैं। खाफिज का माना जर देने वाला, खफ्ज जर को कहते हैं, तो जर देने वाले को खींच लिया, उसको खत्म कर दिया, तो अब नसब पढ़ा जाएगा। तो अल्लाह ला अफालू कसा, जबकि बाजों ने कहा कि इस सूरत में भी कसरा ही पढ़ा जाएगा ताकि वो हर्फ महजूफ पर दलालत करे जो इसको कसरा दे रहा था, तो अल्लाह ही ला अफालू कसा। और फिर साहिब हिदाया ने जिक्र फरमाया कि इमाम साहेब के नजदीक कोई अल्लाह के हक की कसम खाए, वह हक इल्लाही, मैं अल्लाह के हक की कसम खाता हूं, तो तरफेन रहमहुमल्लाह के नजदीक यह कसम नहीं है भाई। जबकि इमाम अबू यूसुफ रहमहुल्लाह से दो रिवायतें हैं, एक रिवायत के मुताबिक यह कसम है और दूसरी रिवायत के मुताबिक यह कसम नहीं है। वो फरमाते हैं कि यह जो हक है यह अल्लाह की सिफत है, यानी बरहक होना, और अल्लाह की जात भी बरहक है, तो लिहाजा यह गोया इसी तरह है कोई शख्स यह कसम उठा रहा है वल्लाहिल हक, मैं उस अल्लाह की कसम खाता हूं जो बरहक है, तो यह कसम हो जाएगी। जबकि तरफैन फरमाते हैं कि हक के जरिए अल्लाह की इताअत का इरादा किया जाता है, क्योंकि अल्लाह की इताअतें जो हैं वो अल्लाह के हुकूक हैं और वो अल्लाह से गैर हैं, तो ये गैरुल्लाह की कसम हो जाएगी, लिहाजा इससे कसम खाई तो मुनाकिद नहीं होगी भाई। और फिर ये भी बताया कि अगर किसी ने कसम उठाई वल हक, कि मैं अलहक की कसम खाता हूं, तो इस सूरत में कसम हो जाएगी, क्योंकि अलहक ये अल्लाह का नाम है, अल्लाह का इसम है। और अगर सिर्फ हक्कन कहा तो फिर कसम मुनकिद नहीं होगी, हक्कन यानी नकेरा कहा, मंसूब कहा, इसलिए क्योंकि ये कतई के माना में है, अपनी किसी बात को पक्का करने के लिए हक्कन कहा जाता है कि बात ऐसी ही है हक्कन यानी कतई तौर पर, तो यह कसम नहीं है भाई। और फिर साहिब हिदाया ने यह भी बतलाया कि कसम चाहे माजी के सिगे के साथ हो, चाहे मुजारे के सिगे के साथ, और चाहे अल्लाह के नाम को साथ जिक्र किया जाए या साथ जिक्र न किया जाए, तमाम सूरतों में कसम मुनाकिद हो जाएगी। अगरचे फेले मुजारे में मुस्तकबिल वाला माना भी होता है, लेकिन वो मजाजी माना है और मजाज के लिए करीना चाहिए, और जब करीना ना हो तो इसको हाल पर महमूल करते हैं। लिहाजा कोई शख्स कसम उठाता है उकसिमो या उकसिमो बिल्लाही या अहलिफु बिल्लाही या अशहदु, मैं गवाही देता हूं, या अशहदु बिल्लाही, तो ये सब कस्में हैं भाई, तो ये सब कस्में हैं भाई, तो ये इसको हाल पर महमूल किया जाएगा। और नीज जिन सूरतों में अल्लाह का नाम साथ जिक्र ना हो तो भी हम इसको उसी की तरफ फेर देंगे कि यहां अल्लाह ही के नाम की कसम खाई जा रही है, इसलिए क्योंकि गैरुल्लाह की कसम तो शरान ममनू है, और शरीयत ने सिर्फ अल्लाह के नाम और अल्लाह की सिफात के साथ कसम खाने की इजाजत दी है, तो लिहाजा इसको भी उस मशरू कसम की तरफ फेर देंगे। इसने तो सिर्फ उकसिमु कहा है कि मैं कसम खाता हूं, लेकिन यूं समझा जाएगा कि गोया कि इसने उकसिमु बिल्लाह कहा है भाई। اور اس کے بعد پھر صاحب ہدایہ نے کچھ فارسی الفاظ ذکر فرمائے کہ کوئی شخص کہتا ہے سوگند میں خورم بخودائے کہ میں اللہ کی قسم کھاتا ہوں, تو اس سے بھی قسم منعقد ہو جائے گی, اور اگر صرف سوگند خورم کہے تو پھر منعقد نہیں ہوگی کیونکہ یہ مستقبل کے لیے استعمال ہوتا ہے. تو اس کا تو معنی یہ ہو گیا میں قسم کھاؤں گا, وہ صرف وعدہ کر رہا ہے, قسم کھا نہیں رہا. اور اسی طرح اگر کسی نے کہا سوگند خورم بطلاق زنم, میں نے بتایا تھا زن جو ہے فارسی میں عورت کو کہتے ہیں, بیوی کو کہتے ہیں, اور زنم میری بیوی, تو سوگند خورم بطلاق زنم کہ میں اپنی بیوی کی طلاق کی قسم کھاتا ہوں, تو یہ بھی قسم منعقد نہیں ہوگی, اس لیے کیونکہ یہ متعارف نہیں ہے بھائی. اور اسی طرح کوئی شخص لعمر اللہ قسم کھاتا ہے تو قسم منعقد ہو جائے گی کیونکہ اللہ کی عمر سے مراد اللہ کی بقا ہے, اور باقی رہنا یہ تو اللہ کی صفت ہے, اللہ کی ذات ہمیشہ باقی رہنے والی ہے. اسی طرح وعیم اللہ, یہ قسم کسی نے کھائی تو یہ بھی قسم ہے, البتہ پھر اس میں اختلاف ہے کہ وہ ایم اللہ کا کیا معنی ہے. تو علماء کوفہ فرماتے ہیں کہ ایم اللہ کا معنی ہے ایمون اللہ, تو یہ ایم یہ اصل میں ایمون ہے, اور ایمون جمع ہے یمین کی, جبکہ علماء بصرہ فرماتے ہیں کہ یہ جو ایم ہے یہ بھی واو با اور تا کی طرح قسم کے لیے ایک الگ کلمہ استعمال ہوتا ہے عربی زبان میں, تو یہاں پر یہ زائد ہے کیونکہ واو بھی موجود ہے اور ایم بھی موجود ہے, تو ایک کو زائد قرار دینا پڑے گا. اور اسی طرح اگر کسی نے کہا علی نظر کہ میرے اوپر منت ہے, یا علی نظر اللہ میرے اوپر اللہ کی منت ہے, تو اس صورت میں اس حدیث میں آتا ہے اس کو ایک قسم کا کفارہ دینا چاہیے. یعنی منت کو تو ذکر کیا کہ علی نظر میرے اوپر منت ہے, لیکن کیا منت ہے اس کو آگے ذکر نہیں کیا, یعنی منظور کو ذکر نہیں کیا جس چیز کی منت مانی ہے, تو پھر اس صورت میں اس پر ایک قسم کا کفارہ آئے گا بھائی. اور پھر صاحب ہدایہ نے بتلایا کہ اگر کوئی شخص کفر کو ذکر کرے کہ اگر میں فلاں کام کروں تو میں کافر ہوں, یا میں عیسائی ہوں, یا میں یہودی ہوں, تو اس صورت میں یہ قسم ہے بھائی, اس لیے کیونکہ اس نے اس کام کو علامت بنا دیا کفر کی, تو معلوم ہوا اس کے اعتقاد میں اب اس کام سے رکنا واجب ہو گیا, تو گویا یہ اس فعل کو اپنے اوپر حرام قرار دے رہا ہے, تو یہ تحریم الحلال ہوا, حلال چیز کو حرام قرار دینا, اور اس کو قرآن کے اندر یمین قرار دیا گیا ہے. چنانچہ روایات میں آتا ہے کہ حضور علیہ السلام نے اپنے اوپر شہد کو حرام فرما لیا تھا, تو قرآن میں اس کو یمین قرار دیا گیا ہے, معلوم ہوا تحریم الحلال یہ یمین ہے بھائی. اور پھر اس چیز کو حرام لغیر ہی پر محمول کیا جائے گا. میں نے آپ کو بتلایا تھا ایک ہے واجب لعینی ہی, ایک ہے واجب لغیر ہی. واجب لعینی ہی وہ ہے جو اپنی ذات کے اعتبار سے ہی واجب ہے, جس کا شریعت نے حکم دیا ہے, اور واجب لغیر ہی وہ ہے جو اپنی ذات کے اعتبار سے واجب نہیں ہے, کسی اور چیز کی وجہ سے واجب ہے. اسی طرح حرام بھی دو قسم پر ہے, ایک حرام لعینی ہی اور ایک حرام لغیر ہی. حرام لعینی ہی وہ ہے جو اپنی ذات کے اعتبار سے ہی حرام ہے, یعنی شریعت نے اس کو حرام قرار دیا ہے, اور حرام لغیر ہی وہ ہے کہ وہ جو کسی دوسری چیز کی وجہ سے اس کو حرام قرار دیا گیا ہے. تو یہاں پر بھی جب ایک شخص نے ایک فعل کو کفر کی علامت قرار دیا ہے, معلوم ہوا اس نے اس کام کو اپنے اوپر حرام قرار دے دیا ہے, تو اس کو حرام لغیر ہی قرار دیا جا سکتا ہے, اور اس کو حرام لغیر ہی قرار دے دیا جائے گا, یعنی یمین قرار دے دیا جائے گا. اور اگر یہی قسم اس نے کسی ماضی کے فعل پر کھائی, مثلا اس نے کسی کی چیز خراب کر دیا, ضائع کر دی ہے, توڑ دی ہے, اور پھر قسم کھا کر کہتا ہے کہ میں کافر ہوں اگر میں نے آپ کی یہ چیز توڑی ہو, تو یہ تو ماضی کی بات پر جھوٹی قسم کھا رہا ہے, تو لہذا یہ یمین غموس ہے بھائی, یہ یمین غموس ہے. اور پھر یہ یمین غموس جب اس نے کھا لی ہے تو کیا اس سے یہ کافر ہو گیا یا کافر نہیں ہوا, کیونکہ اس نے کیا کہا ہے اگر میں نے توڑا ہو تو میں کافر ہوں. تو بعض فقہا فرماتے ہیں کہ یہ کافر نہیں ہوگا, وہ اس کو قیاس کرتے ہیں مستقبل والی قسم پر, کہ اگر کوئی شخص یہ کہے اگر میں یہ کام کروں تو میں کافر ہوں, तो इसके अंदर तो बिल इत्तेफाक उलमा फरमाते हैं यह काफिर नहीं होगा, अगरचे इसने बड़ी नापसंदीदा बात कही है लेकिन वो काम कर भी लेगा तो काफिर नहीं होगा भाई। तो जब मुस्तकबिल वाली कसम में उस हानिस को काफिर करार नहीं दिया जाता तो यह माजी की खबर के अंदर भी उसको काफिर करार नहीं दिया जाएगा, जबकि बाज़ उलमा फरमाते हैं कि इसको काफिर करार दिया जाएगा, इसलिए क्योंकि माजी की किसी चीज पर कसम खाना वो तंजीज है, गोया वो फिलहाल ही अपने आप को काफिर बना रहा है, तो लिहाजा इसको काफिर करार दिया जाएगा। ये इसी तरह जैसे कोई शख्स कहे कि मैं यहूदी हूं, मैं यहूदी हूं, तो गोया वो खुद अपने यहूदी होने का ऐलान कर रहा है तो वो काफिर हो जाएगा भाई। तो यहां पर भी जब माजी के एक फेल पर कसम खा रहा है तो गोया वो तंजीज कर रहा है, इस कुफर को अपने ऊपर वाके कर रहा है। लेकिन साहिब हिदाया ने फिर आखिर में बतलाया कि सही बात इसमें यह है कि इन दोनों सूरतों में वो काफिर नहीं होगा, चाहे मुस्तकबिल के एतबार से उसने ये कुफर की बात की है, चाहे माजी के एतबार से उसने कुफर की बात की है, वो काफिर नहीं होगा जब उसको मालूम हो कि यह कसम ही है मैं इसे कोई काफिर नहीं होऊंगा। और अगर उसका यह एतकाद है कि मैं इसे काफिर हो जाऊंगा तो फिर वो काफिर हो जाएगा, यानी माजी वाली कसम पर काफिर हो जाएगा, क्योंकि उसका अपना ये गुमान है कि मैं काफिर हो जाऊंगा और फिर भी वो कसम खा रहा है तो मालूम है वो अपने कुफर पर राजी है, और कुफर पर राजी होना भी कुफर है भाई। और फिर इसके बाद साहिब हिदाया ने बतलाया कि अगर कोई शख्स कसम उठाता है कि अगर मैं ऐसा करूं तो मेरे ऊपर अल्लाह का गजब हो या मेरे ऊपर अल्लाह की नाराजगी हो तो यह कसम नहीं है, ये कसम नहीं है। एक तो इस वजह से क्योंकि ये मुतआरफ नहीं है, लोग इस किस्म की कसम नहीं खाते, और नीज इसलिए क्योंकि ये अपने ऊपर बददुआ कर रहा है, और कसम तो इसलिए खाई जाती है कि इंसान उस फेल से अपने आप को रोकता है कि अगर मैं ऐसा करूंगा तो मैंने ये कसम खाई थी ये वाकई हो जाएगी, लेकिन यहां पर तो ये उस फेल को कर भी ले फिर भी अल्लाह की नाराजगी और गजब यकीनी नहीं है, तो लिहाजा ये कसम उसको रोकने वाली नहीं होगी उस चीज से, ये अल्फाज उसको रोकने वाले नहीं हैं, जब रोकने वाले नहीं हैं तो ये यमीन भी नहीं है, क्योंकि यमीन तो रोकने के लिए होती है भाई। और अगर किसी ने कहा कि अगर मैं ऐसा करूं तो मैं जिनाकार हूं या चोर हूं या शराबी हूं या सूदखोर हूं तो इस सूरत में भी यह कसम नहीं होगी, इसलिए क्योंकि इन अशिया की हुर्मत नसख और तब्दील का इहतमाल रखती है। वैसे तो यह चीजें हराम हैं लेकिन बाज़ सूरतों में इनकी हुर्मत का हुक्म बदल जाता है, तो लिहाजा इन चीजों की जो हुर्मत है वो अल्लाह के नाम की हुर्मत की तरह नहीं है, अल्लाह का नाम तो हर हाल के अंदर उसकी हुर्मत है जबकि इन चीजों की हुर्मत तो बदल जाती है, लिहाजा ये कसम के दर्जे में नहीं है भाई। और नीज इसलिए क्योंकि ये मुतआरफ भी नहीं है, लोगों में इनका रिवाज नहीं है भाई। अब आइए आज के सबक पर, फसलुन फिल कफारती, ये फसल है कफारे के बयान में, यानी इसके अंदर अब साहिब हिदाया कसम का कफारा बयान फरमाएंगे। आप जानते हैं कि कसम का कफारा ये है कि एक शख्स 10 मिस्कीनों को 2 वक्त का खाना खिला दे, या 10 मिस्कीनों को कपड़े पहना दे, या एक रकबा को आजाद कर दे, यानी गुलाम या बांदी को भाई। चुनांचे कुरान में अल्लाह फरमाते हैं फकफारतुहु इतआमु अशरति मसाकीना, कि इस कसम का कफारा जो है वो 10 मिस्कीनों को खाना खिलाना है, मिन औसति मा तुतइमूना अहलीकुम, वो मुतवस्सत दर्जे वाला जो तुम अपने घर वालों को खिलाते हो, यानी बहुत आला खाने की भी हाजत नहीं है और बिल्कुल ही अदना खाना भी नहीं हो बल्कि मुतवस्सत दर्जे का खाना हो भाई। तो अल्लाह कुरान में फरमाते हैं फकफारतुहु इतआमु अशरति मसाकीना, कि इस कसम का जो कफारा है वो 10 मिस्कीनों को खाना खिलाना है, मिन औसति मा तुतइमूना अहलीकुम, वो मुतवस्सत दर्जे का जो तुम अपने घर वालों को खिलाते हो, औ किस्वतुहुम, या उनको कपड़े देना है, उन 10 मिस्कीनों को कपड़े देना है, औ तहरीरु रकबतिन, या एक रकबा का आजाद करना है, यानी गुलाम या बांदी का आजाद करना है भाई। और फिर आगे अल्लाह फरमाते हैं फमल लम यजिद फसियामु सलासती अयामीन, जिसको ये मुयस्सर ना हो, जिसको ये चीज ना मिले, یعنی اتنا مال نہیں ہے کہ ان تین میں سے کوئی چیز کر لے تو پھر وہ تین روزے رکھے، اور عند الاحناف یہ تینوں روزے مسلسل ہونے چاہیے، تین مسلسل روزے رکھے گا تو پھر کفارہ ادا ہوگا، اور روزے تب رکھ سکتا ہے جب یہ باقی تین چیزوں میں سے کسی کی استطاعت نہ ہو. ایک شخص اپنی قسم کا کفارہ ادا کرنا چاہتا ہے اور اس کے پاس اتنا مال نہیں ہے کہ 10 مسکینوں کو کھانا کھلا دے دو وقت کا، یا ان کو کپڑے پہنا دے، اور یا تحریر رقبہ کر دے، کیونکہ تحریر رقبہ تو آج کل تو ہو ہی نہیں سکتی، البتہ باقی دو چیزیں ہو سکتی ہیں، تو اس کے پاس اتنا مال ہی نہیں ہے کہ 10 مسکینوں کو کھانا کھلا دے دو وقت کا یا ان کو کپڑے پہنا دے، تو پھر اس کے بعد اس کے لیے اب روزے رکھنا جائز ہے. اگر اس کے پاس فقیروں کو کھانا کھلانے یا کپڑے پہنانے کی استطاعت ہے تو پھر تین روزوں سے کفارہ ادا نہیں ہوگا. بھائی بات سمجھ میں آ گئی. اب دیکھیے کتاب پر. قال، اس قال سے مراد صاحب قدوری ہیں. قال، صاحب قدوری فرماتے ہیں کفارہ الیمین عتق رقبۃ، کہ قسم کا کفارہ جو ہے وہ ایک رقبہ کی آزادی ہے. یجزی فیہا ما یجزی فی الظہاری، کافی ہے اس کے اندر وہ رقبہ جو زہار میں کافی ہے. پیچھے بھائی باب الزہار گزرا تھا، وہاں آپ کو صاحب ہدایہ نے بتلایا تھا کہ زہار کے اندر کوئی بھی غلام آزاد کر دیا جائے تو کفارہ ادا ہو جائے گا. زہار کسے کہتے ہیں؟ کہ اپنی بیوی کو کسی محرم عورت کے ساتھ تشبیہ دے دینا، تو اس کو زہار کہتے ہیں. اور اس کے اندر صاحب ہدایہ نے آپ کو بتلایا تھا کہ کوئی بھی غلام یا باندی آزاد کیا جا سکتا ہے، چاہے وہ غلام یا باندی مسلمان ہو چاہے غیر مسلم ہو، چاہے وہ مذکر ہو چاہے مؤنث ہو، چاہے وہ صغیر ہو یعنی نابالغ ہو یا چاہے وہ بالغ ہو، ہر طرح کا غلام اس میں آزاد کیا جا سکتا ہے، البتہ وہ غلام یا باندی مدبر نہ ہو، کیونکہ مدبر تو پہلے ہی آزادی کا مستحق ہو چکا ہے، لہذا اس کو آزاد کرے گا تو یہ کامل آزادی نہ ہوئی بھائی. اور اسی طرح ام ولد کو بھی آزاد نہیں کر سکتا، کیونکہ ام ولد بھی آزادی کی مستحق ہو چکی ہے، تو اس کو آزاد کرے گا تو یہ تو کامل درجے کی آزادی نہ ہوئی بھائی، لہذا اسے کفارہ ادا نہیں ہوگا. ہاں البتہ اگر مکاتب کو آزاد کرنا چاہتا ہے تو وہ مکاتب ایسا ہونا چاہیے کہ ابھی اس نے کچھ بھی بدل ادا نہ کیا ہو، اس لیے کیونکہ اگر وہ کچھ بدل ادا کر چکا ہے اور پھر اس کو آزاد کرتا ہے تو یہ تو پورے طور پر ویسے آزاد نہیں کیا بلکہ کچھ کا عوض لے چکا ہے بھائی. اور نیز وہ غلام یا باندی ایسا نہ ہو کہ جن کا کوئی جن سے نفع ہی ختم ہو چکا ہو، مثلا اس کے غلام یا باندی کے دونوں ہاتھ کٹے ہوئے ہیں تو چیزوں کو پکڑنے کا جن سے نفع ہی ختم ہے، یہ کوئی چیز پکڑ ہی نہیں سکتا، اس قسم کا غلام یا باندی کفارے میں آزاد کرے گا تو کفارہ ادا نہیں ہوگا. یا غلام یا باندی کے دونوں پاؤں کٹے ہوئے ہیں تو اس کے چلنے کا جن سے نفع ہی ختم ہے، وہ چل ہی نہیں سکتا، لہذا اس کو بھی کفارے میں آزاد کرے گا تو کفارہ ادا نہیں ہوگا. ہاں اگر ایک ہاتھ کٹا ہوا ہے اور اس کے مخالف طرف کا پاؤں کٹا ہوا ہے، اس قسم کا غلام اس کو آزاد کر سکتا ہے کیونکہ اس کا ایک ہاتھ بھی سلامت ہے چیزوں کو پکڑ سکتا ہے اور اس کا ایک پاؤں بھی سلامت ہے، دوسری جانب کا پاؤں کٹا ہوا ہے لیکن اس جانب کا ہاتھ صحیح ہے تو اس طرف یہ لاٹھی پکڑ کر چل لے گا. لیکن اگر کسی غلام کے ایک ہی طرف کے ہاتھ اور پاؤں کٹے ہوں تو یہ بھی کفارے میں آزاد کرے گا تو کفارہ ادا نہیں ہوگا، کیونکہ اس کے چلنے کا جن سے نفع ہی ختم ہو چکا ہے. بھائی جب اسی طرف کا پاؤں بھی کٹا ہے اور اسی طرف کا ہاتھ بھی کٹا ہوا ہے تو اب اس طرف لاٹھی بھی نہیں پکڑ سکتا، تو اس کا چلنے کا نفع بالکل ہی ختم ہو گیا، لہذا اس قسم کا غلام آزاد کرے گا تو کفارہ ادا نہیں ہوگا. یا اسی طرح ایک نابینا غلام یا باندی ہے تو اس کو بھی آزاد کرے گا تو کفارہ ادا نہیں ہوگا، کیونکہ اس کے دیکھنے کا جن سے نفع ہی ختم ہو چکا ہے. ہاں اگر ایک آنکھ سے نظر نہیں آتا لیکن دوسری آنکھ سے نظر آتا ہے پھر اس کو آزاد کرے گا تو کفارہ ادا ہو جائے گا. بات سمجھ میں آ گئی. یہ معنی ہے کہ یجزی فیہا ما یجزی فی الظہاری، کہ اس قسم کے کفارے میں وہ رقبہ کافی ہے جو زہار میں کافی ہوتا ہے. وہ ان شاء کسا عشرت مساکینہ، اور اگر چاہے تو 10 مسکینوں کو کپڑے پہنا دے. کل واحد سو بن فما زیادہ، ہر ایک کو ایک کپڑا یا زیادہ، ہر ایک کو ایک کپڑا یا زیادہ دے دے. وَأَدْنَاهُمَا يَجُوزُ فِيهِ الصَّلَاةُ, اور کم سے کم وہ کپڑا اتنا ہو کہ جس میں نماز جائز ہو, کم سے کم اتنا ہو کہ جس میں نماز جائز ہو. بھائی یاد رکھیے, آگے اس پر صاحب ہدایہ اور بھی کلام فرمائیں گے شرح کے اندر. کفارہ قسم کے اندر 10 مسکینوں کو کپڑا بھی دیا جا سکتا ہے, لیکن وہ کپڑا ایسا ہونا چاہیے جو اکثر جسم کو ڈھانپ لے. متن میں تو آیا کہ اتنا کپڑا ہو جس سے نماز ادا ہو جائے, لیکن فقہا فرماتے ہیں کہ اتنا کپڑا دے کہ جس سے بدن کے اکثر حصے کو وہ ڈھانپ لے, یعنی 10 مسکینوں میں سے ہر ایک کو بڑی چادر دے دے یا ہر ایک کو لمبا کرتا دے دے, تو اس صورت میں کفارہ ادا ہو جائے گا. تو متن میں تو کیا آیا, اتنا کپڑا جس میں نماز جائز ہو. اس کے مطابق تو اگر صرف تہبند دے دیا یا صرف شلوار دے دی تو اس کے اندر بھی مرد کی نماز تو جائز ہوتی ہے. تو لہذا اس متن کے قول کے مطابق تو صرف تہبند دے دیا یا صرف شلوار دے دی ہر فقیر کو تو بھی کفارہ ادا ہو جائے گا, لیکن آگے آپ کو بتلائیں گے کہ اتنا کپڑا دینا کافی نہیں ہے, بلکہ اتنا کپڑا دے جو اس کے اکثر جسم کو ڈھانپ لے. یہ تو تھا مرد کے اندر, اگر مردوں کو کپڑے دے رہا ہے, اگر عورت کو کپڑے دے رہا ہے تو پھر اس کو ایسے کپڑے دے جس میں وہ نماز ادا کر سکے, یعنی اس کے سارے بدن کو جو ڈھانپ لے, یعنی اس کے سارے بدن کو ڈھانپ لے جس میں وہ نماز ادا کر سکے, تو پھر کفارہ ادا ہوگا. تو کہتے ہیں وہ ان شاء کسا اشرت مساکین کل واحد صوبن فما زادہ, اور اگر چاہے تو 10 مسکینوں کو کپڑے پہنا دے ہر ایک کو ایک کپڑا یا زیادہ. وَأَدْنَاهُ مَا يَجُوزُ فِيهِ الصَّلَاةُ, وَأَدْنَاهُ اور اس کپڑے کی کم سے کم مقدار جو ہے, مَا يَجُوزُ فِيهِ الصَّلَاةُ جس کے اندر نماز جائز ہو. وَإِن شَاءَ أَطْعَمَ عَشَرَةَ مَسَاكِينَ, اور اگر چاہے تو 10 مسکینوں کو کھانا کھلا دے. کل اطعام فی کفارت الظہاری, جیسے کہ کفارہ ظہار کے اندر کھانا کھلانا ہے, جیسے کفارہ ظہار میں پیچھے تفصیل ذکر ہوئی تھی کہ اگر باقاعدہ کھانا بنا کر کھلانا چاہتا ہے تو 10 مسکینوں کو 2 وقت کا کھانا کھلا دے, لیکن وہ سب کھانا کھانے والے ہوں پوری طرح سیر ہو کر, ان میں اگر کوئی دودھ پیتا بچہ ہے تو پھر کفارہ ادا نہیں ہوا بھائی. اور نیز اگر غلہ وغیرہ دینا چاہتا ہے تو پھر ہر مسکین کو نصف سا گندم یا آٹا دے دے, اور اگر کھجور یا جو دینا چاہتا ہے تو پھر پورا سا دینا پڑے گا. گندم یا آٹا یا ستو دیتا ہے تو نصف سا دے, اور نصف سا یاد رکھو یہ آج کل تو کلو رائج ہیں, اس سے پہلے سیر رائج تھا یہاں پر بھائی, تو پونے دو سیر سے 2 چھٹانک زیادہ ہو بھائی, پونے دو سیر سے 2 چھٹانک زیادہ ہو بھائی. ایک پاؤ کے اندر 4 چھٹانک ہوتے ہیں, یعنی آدھ پاؤ, پونے دو سیر سے آدھ پاؤ زیادہ ہو بھائی, اور بہتر یہ ہے کہ پورے 2 سیر ہی دے دے بھائی. بات سمجھ میں آ گئی؟ تو آج کل کلو رائج ہے, اور جو سیر ہوتا تھا وہ کلو سے تھوڑا سا کم ہوتا ہے بھائی. تو کہتے ہیں وہ ان شاء اطعم عشرۃ مساکین, اور اگر چاہے تو 10 مسکینوں کو کھانا کھلا دے. کل اطعام فی کفارت الظہاری, جیسے کہ کفارہ ظہار میں کھانا کھلایا جاتا ہے. والاصل فیہ قولہ تعالی, اور اصل جو ہے اس کے اندر اللہ تعالی کا یہ قول ہے, کفارہ یمین میں اصل اللہ کا یہ قول ہے, فکفارتہ اطعام عشرۃ مساکین الآیہ, کہ قسم کا جو کفارہ ہے وہ 10 مسکینوں کو کھانا کھلانا ہے. الآیہ آیت معلومتن, کہ آیت معلوم ہے, معروف ہے, ہم نے کچھ حصہ تلاوت کر دیا, باقی آپ خود پڑھ لیجئے. تو دیکھو پوری آیت کس طرح ہے, میں نے پہلے بھی ذکر کر دی. فَكَفَّارَتُهُ اِطْعَامُ عَشَرَةِ مَسَاكِينَ, تو قسم کا جو کفارہ ہے وہ 10 مسکینوں کو کھانا کھلانا ہے. مِنْ اَوْسَطِ مَا تُطْعِمُونَ أَهْلِيكُمْ, وہ متوسط درجے کا جو تم اپنے گھر والوں کو کھلاتے ہو. او کسوتہم, یا ان کو کپڑے دینا ہے. او تحریر رقبتین, یا ایک رقبہ کا آزاد کرنا ہے, ایک غلام یا باندی کا آزاد کرنا ہے. اور ان سب کے درمیان او آ رہا ہے کہ یہ کر لو یا یہ یا یہ, تو یہ او کا لفظ بتلا رہا ہے کہ ان تینوں چیزوں میں اختیار ہے. کفارہ دینے والا ان تینوں میں سے جس پر بھی عمل کر لے گا کفارہ ادا ہو جائے گا. ہاں اگر ان میں سے کسی کی بھی استطاعت نہ ہوئی تو پھر فمن لم یجد فصیام ثلاثۃ ایام, کہ جس کو یہ میسر نہ ہو, جس کو یہ چیزیں نہ ملیں, تو پھر وہ تین روزے رکھ لے, وہ روزے رکھ لے. اور یہاں پر آیت کے اندر تو مطلقاً تین روزے ہیں, ان کے مسلسل ہونے کا ذکر نہیں, لیکن عند الاحناف یہ روزے مسلسل ہونے چاہیے. بھائی اس کی دلیل آگے صاحب ہدایہ ذکر کریں گے. تو کہتے ہیں وَكَلِمَةُ أَوْ لِلتَّخْيِيرِ, اور آیت کے اندر جو او کلمہ آیا یہ اختیار دینے کے لیے ہے. فَكَانَ الْوَاجِبُ أَحَدَ الْأَشْيَاءِ الثَّلَاثَةِ, تو وہ جو واجب ہے وہ ان تین چیزوں میں سے ایک چیز ہے. قال صاحب قدوری فرماتے ہیں فَإِن لَّمْ يَقْدِرْ عَلَىٰ أَحَدِ الْأَشْيَاءِ الثَّلَاثَةِ, کہ اگر کفارہ دینے والا وہ ان تین چیزوں میں سے کسی ایک پر بھی قادر نہیں ہے, صَامَ ثَلَاثَةَ أَيَّامٍ مُتَتَابِعَاتٍ, تو یہ تین مسلسل روزے رکھے. صَامَ ثَلَاثَةَ أَيَّامٍ مُتَتَابِعَاتٍ, متتابعات کا معنی ہے مسلسل پے در پے. صَامَ ثَلَاثَةَ أَيَّامٍ مُتَتَابِعَاتٍ, تو یہ تین مسلسل روزے رکھے. وَقَالَ الشَّافِعِيُّ رَحِمَهُ اللَّهُ تَعَالَى يُخَيَّرُ, اور امام شافعی رحمہ اللہ فرماتے ہیں کہ اس کو اختیار ہوگا, چاہے مسلسل روزے رکھے چاہے الگ الگ کر کے رکھے, اس کی مرضی ہے, لیکن ہمارے نزدیک مسلسل ہونے چاہیے. تو کہتے ہیں وقال الشافعی رحمہ اللہ تعالی یخیر, اور امام شافعی رحمہ اللہ فرماتے ہیں کہ اس کو اختیار ہوگا چاہے مسلسل رکھے چاہے الگ الگ کر کے. لاطلاق نص, نص کے مطلق ہونے کی وجہ سے قرآن کے اندر صرف تین روزوں کا ذکر ہے. فمن لم یجد فصیام ثلاثۃ ایام, تین روزوں کا ذکر ہے, مسلسل ہونے کا ذکر نہیں, تو یہ مطلق ہے. تو جس طریقے سے بھی رکھ لے گا کفارہ ادا ہو جائے گا. ولنا, اور ہماری دلیل جو ہے قراءت ابن مسعود رضی اللہ تعالی عنہ, وہ حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ کی قراءت ہے, اور اس میں آتا ہے فصیام ثلاثۃ ایام متتابعات, تو پھر تین دن کے مسلسل روزے ہیں. جس کو یہ چیزیں میسر نہ ہو تو پھر تین دن کے مسلسل روزے ہیں. تو حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ کی قرات میں ثلاثۃ ایام کے بعد متتابعات کا لفظ بھی موجود ہے. بھائی اور آگے صاحب ہدایہ فرماتے ہیں وَهِيَ كَالْخَبَرِ الْمَشْهُورِ, اور یہ قرات بھی خبر مشہور کی طرح ہے, یہ خبر مشہور حدیث مشہور کے درجے میں ہے, اور حدیث مشہور کے ذریعے تو آپ جانتے ہیں کتاب اللہ پر زیادتی جائز ہے. تو لہذا ہمارے نزدیک وہ تین روزے مسلسل ہونے چاہیے. اگر ایک روزہ بھی درمیان میں چھوٹ گیا پھر نئے سرے سے مسلسل تین رکھنے پڑیں گے. ثم المذکور فی الکتاب فی بیان ادنی الکسوتی, پھر وہ جو ذکر کیا ہے کتاب کے اندر فی بیان ادنی الکسوتی, کم سے کم کپڑے کے بیان میں. بھئی متن میں آیا تھا کم سے کم اتنا کپڑا ہو جس میں نماز جائز ہو جائے. اس قول کو لیا جائے تو اگر وہ فقیر مرد ہے تو صرف اس کو شلوار یا تہبند دینا بھی کافی ہے. بھئی تو آپ کو صاحب ہدایہ بتلائیں گے کہ یہ امام محمد رحمہ اللہ کا قول ہے. تو کہتے ہیں ثم المذکور فی الکتاب, پھر وہ جو کتاب کے اندر یعنی قدوری کے اندر جو ذکر کیا گیا ہے فی بیان ادنی الکسوتی, کم سے کم کپڑوں کے بیان میں. مروی عن محمد رحمہ اللہ, اس کو روایت کیا گیا ہے امام محمد رحمہ اللہ سے. وعن ابی یوسف و ابی حنیفہ رحمہم اللہ تعالی, اور شیخین رحمہم اللہ سے روایت ہے کہ ان ادناہما یستر عامۃ بدنہ, کہ ان ادناہو, کہ وہ کپڑا جو ہے کم سے کم ما اتنی مقدار ہو, یستورو کہ وہ چھپا لے وہ ڈھانپ لے, عام مت بدن ہی اس کے اکثر بدن کو, عامت ان کا کیا معنی اکثر کہ وہ ڈھانپ لے عامت بدن ہی اس کے اکثر بدن کو جی پھر ترجمہ دیکھ لیجئے جبکہ شیخین رحمہم اللہ فرماتے ہیں ان ادناہما یستر عامت بدنی ہی کہ اس کپڑے کی کم سے کم مقدار اتنی ہے کہ جو اس کے اکثر بدن کو ڈھانپ لے حتی لا یجوز السراویل یہاں تک کہ شلوار جائز نہیں ہے یعنی مرد کو صرف شلوار دے دی اگر امام محمد رحمہ اللہ کے قول کو لیا جائے تو مرد کے لیے تو شلوار میں نماز جائز ہے لیکن شیخین رحمہ اللہ کے قول کے مطابق اس سے کفارہ ادا نہیں ہوگا حتی لا یجوزو یہاں پر یجوزو پر رفع پڑے بھئی یہ حتی نصب نہیں دے گا کیونکہ حتی کے نصب کے لیے ضروری ہے کہ حتی کا ما بعد ما قبل کی طرف نسبت کرتے ہوئے مستقبل ہو حتی لا یجوز السراویل یہاں تک کہ شلوار جائز نہیں ہے وہو صحیح اور یہی قول صحیح ہے صاحب ہدایہ شیخین کے قول کو ترجیح دے رہے ہیں لِأَنَّ لَابِسَهُ يُسَمَّ عُرْيَانًا فِي الْعُرْفِ لِأَنَّ لَابِسَهُ اس لیے کیونکہ شلوار پہننے والا يُسَمَّ عُرْيَانًا اس کو ننگا کہتے ہیں فِي الْعُرْفِ عُرْف میں عام لوگوں کی عادت میں کسی آدمی نے صرف شلوار پہنی ہو تو کیا کہتے ہیں یہ ننگا ہے تو کہتے ہیں لِأَنَّ لَابِسَهُ يُسَمَّ عُرْيَانًا فِي الْعُرْفِ اس لیے کیونکہ شلوار پہننے والے کو عرف میں ننگا کہتے ہیں لَاكِنْ مَا لَا يُجْزِئُهُ عَنِ الْكِسْوَةِ يُجْزِئُهُ عَنِ الطَّعَامِ بِعْتِبَارِ الْقِيمَةِ بھئی ایک شخص نے 10 مسکینوں کو کپڑا دیا اور یہ کپڑا اتنا نہیں ہے کہ جس سے ان کے جسم کا اکثر حصہ ڈھانپ لیا جائے تو کپڑا دینے کی صورت میں تو کفارہ ادا نہیں ہو رہا لیکن ان کپڑوں کی قیمت لگائی جائے تو یہ قیمت اتنی بنتی ہے کہ 10 مسکینوں کو نصف سا گندم کے برابر ہے 10 مسکینوں میں سے ہر ایک کو نصف سا گندم دی جائے تو جو قیمت بنتی ہے اس سارے کی یہ جو کپڑے کی قیمت ہے اس گندم کے مقدار کے برابر ہے یا اس سے زیادہ ہے تو کپڑے دینے کے اعتبار سے دیکھیں تو کفارہ ادا نہیں ہو رہا لیکن کھانے کی قیمت کے اعتبار سے دیکھیں تو کفارہ ادا ہو رہا ہے تو فقہا فرماتے ہیں کہ اگر کھانے کی قیمت لگانے کے اعتبار سے کفارہ ادا ہو رہا ہے تو یہ کفارہ ادا ہو گیا دوبارہ اس کو لوٹانے کی ضرورت نہیں دوبارہ کفارہ دینے کی ضرورت نہیں ہے تو اب کیا اس کے اندر نیت بھی ضروری ہے یا نہیں کپڑا تو اس نے تھوڑا دیا ہے تو کیا اس میں طعام کی نیت کرے پھر ہی کفارہ ادا ہوگا یا بغیر نیت کے بھی ادا ہو جائے گا تو پھر اس میں بعض روایات میں ہے کہ بغیر نیت کے بھی ادا ہو جائے گا اور بعض روایات میں ہے کہ باقاعدہ نیت کرنا پڑے گی پھر ہی ادا ہوگا بھائی تو کہتے ہیں لیکن مالا یوجزی اہو انل کسوتی لیکن وہ مقدار جو کپڑے میں سے کافی نہیں ہے یوجزی اہو انی تعامی وہ کافی ہوگی تعام سے بے اعتبار القیمتی قیمت کے اعتبار سے آگے دیکھیے وَإِن قَدَّمَ الْكَفَّارَةَ عَلَى الْحِنْسِ لَمْ يُجْزِئْهُ اگر ایک شخص نے قسم کھا لی ہے اب وہ حانث ہونے سے پہلے ہی کفارہ دینا چاہتا ہے تو کیا کفارہ ادا ہو جائے گا تو یاد رکھو عند الاحناف یہ کفارہ ادا نہیں ہوگا مثلا ایک شخص نے قسم کھائی کہ واللہ میں فلاں کام نہیں کروں گا تو وہ کام کر لے گا تو قسم ٹوٹ جائے گی پھر کفارہ دے گا تو کفارہ ادا ہو جائے گا لیکن اگر اس نے حانث ہونے سے پہلے ہی کفارہ دیا اور پھر بعد میں وہ کام کیا تو عند الاحناف یہ جو حانث ہونے سے پہلے کفارہ ادا کیا وہ کفارہ ادا نہیں ہوا وہ صدقہ ہو گیا ویسے ہی اس کا ثواب اس کو مل جائے گا لیکن حانث ہونے کے بعد دوبارہ نئے سرے سے کفارہ دینا پڑے گا اس لیے کیونکہ کفارے کا سبب وہ حانث ہونا ہے ابھی حانث ہی نہیں ہوا سبب ہی نہیں پایا گیا تو کفارہ بھی ادا نہیں ہوگا تو کہتے ہیں وَإِن قَدَّمَ الْكَفَّارَةَ عَلَى الْحِنْسِ اور اگر اس نے کفارہ دینے والے نے کفارے کو مقدم کر دیا حانث ہونے پر لَمْ يُجْزِئْهُ تو یہ اس کے لیے کافی نہیں ہے وقال الشافعی رحمہ اللہ تعالی یجزئہ بالمال اور امام شافعی رحمہ اللہ فرماتے ہیں کہ مال کے ساتھ کافی ہو جائے گا یعنی اگر اس نے مال کے ساتھ کفارہ دیا حانث ہونے سے پہلے माल के साथ कफारा दिया यानी मिस्कीनों को खाना खिला दिया या उनको कपड़े पहना दिए, तो ये माल के साथ गोया कफारा अदा कर रहा है। तो माल के साथ अगर हानिस होने से पहले कफारा अदा करेगा तो कफारा अदा हो जाएगा, लेकिन अगर बदनी इबादत के साथ कफारा अदा कर रहा है यानी रोजे रखना चाहता है और रोजा तो बदनी इबादत है भाई, तो इस सूरत के अंदर वो हानिस होने से पहले अदा नहीं हो सकता। अगर माल के साथ हानिस होने से पहले कफारा अदा करना चाहता है तो इमाम शाफी रहमतुल्लाह के नजदीक अगर माल के साथ अदा करेगा हानिस होने से पहले तो कफारा अदा हो जाएगा, और अगर रोजों के साथ पहले अदा करेगा कफारा तो वह अदा नहीं होगा। तो कहते हैं वकाल शाफी रहमहुल्लाह ताला युज़िउहु बिल माली, के माल के साथ ये कफारा हानिस होने से पहले जायज होगा, लिअन्नहु अद्दाहा बादस सबबी, इसलिए क्योंकि इस शख्स ने कफारा अदा किया है बादस सबबी, सबब के बाद, कफारे का सबब आ चुका है। आप कहेंगे कफारे का सबब तो हानिस होना है, इमाम शाफी रहमतुल्लाह फरमाते नहीं, कफारे का सबब हानिस होना नहीं है, कफारे का सबब यमीन है, ये कसम न खाता तो कफारा भी ना आता, तो कफारे का सबब यमीन है। इमाम शाफी रहमतुल्लाह फरमाते हैं एक है नफ्से वजूब, एक है वजूबे अदा, एक है नफ्से वजूब, तो जब इसने कसम खा ली तो नफ्से वजूब आ गया, और फिर जब हानिस हो जाएगा तो तब वजूबे अदा भी आ जाएगा, अब कफारा अदा करना वाजिब हो गया, तो कसम की वजह से नफ्से वजूब आ चुका था, तो लिहाजा अब हानिस बेशक नहीं हुआ लेकिन वो कफारा माल के साथ अदा कर सकता है। ये इसी तरह है जैसे बैअ भाई, बैअ के अंदर बैअ करते ही नफ्से वजूब आ गया, मसलन मैंने आपको अपनी किताब 500 रुपए में बेच दी, आपने खरीद ली, खरीदते ही आप पर उसकी कीमत यानी 500 रुपए वाजिब हो गए, लेकिन अभी अदायगी आप पर वाजिब नहीं है, नफ्से वजूब आप पर आ गया है। हां जब मैं मुतालबा करूंगा लाओ भाई अब मेरे पैसे मुझे दे दो, तो अब आप पर अदा करना भी वाजिब और लाजिम हो गया। तो नफ्से वजूब और चीज है, वजूब अदा और चीज है। इमाम शाफी रहमतुल्लाह फरमाते हैं कि जब कसम खा ली तो कफारे का नफ्से वजूब आ गया लेकिन अभी अदायगी वाजिब नहीं, हां जब यह हानिस हो जाएगा तब वजूबे अदा भी आ जाएगा, अब इसको अदायगी करना पड़ेगी हर हाल में। तो कहते हैं लिअन्नहु अद्दाहा बादा सबबी, क्योंकि इसने कफारा अदा किया है कफारे के सबब के बाद, वहुवल यमीन, और कफारे का सबब वो यमीन है, फअशबहत तकफीर बादल जरही, तो ये मुशाबे हो गया कफारा देने के बादल जरही, जख्मी करने के बाद, फअशबहत तकफीर बादल जरही, जरहा यजरहु जरहन का माना है जख्मी करना, और अगर जीम पर जम्मा हो जुर्हुन तो जुर्ह जख्म को कहते हैं, लेकिन यहां ये मस्दर है भाई, जरहा यजरहु जरहन का माना है जख्मी करना, तो कहते हैं फअशबहत तकफीर बादल जरही, तो ये मुशाबे है कफारा देने के बादल जरही, जख्मी करने के बाद। भाई आप जानते हैं कि अगर कोई शख्स किसी मुसलमान को गलती से कत्ल कर दे तो उस पर कफारा भी आता है, और कत्ले खता का कफारा जो है वो एक मोमिन गुलाम या बांदी को आजाद करना है, फतहरीरु रकबतिन मुमिना, एक मोमिन गुलाम या बांदी को आजाद करना है, और ये कफारा कब देगा, उस आदमी के मरने के बाद। लेकिन एक शख्स ने दूसरे को शदीद जख्मी कर दिया तो उसके मरने से पहले ही ये कफारा देता है, तो याद रखो बिल इत्तेफाक ये कफारा अदा हो जाएगा जी। ये कफारा अदा हो जाएगा, अगरचे अभी वो मरा नहीं है लेकिन चूंकि ये जख्म उसको मौत तक पहुंचाने वाला है, अब उसका बचना बड़ा मुश्किल है, तो सबब तो पाया जा चुका है, जो चीज उसको मौत तक ले जाने वाली है उसका सबब पाया जा चुका है, तो लिहाजा ये पहले कफारा देगा तो कफारा अदा हो जाएगा। तो इमाम शाफी रहमतुल्लाह फरमाते हैं कि ये जो कसम खाने वाला हानिस होने से पहले कफारा अदा करता है ये भी उस कफारे के मुशाबे है, जैसे जख्मी करने के बाद मरने से पहले कोई कफारा दे तो ए अहनाफ आप भी मानते हैं कि वो कफारा अदा हो जाएगा। तो यहां पर भी यमीन पाई गई है, सबब पाया गया है, लिहाजा चाहे हानिस अभी नहीं हुआ लेकिन सबब तो पाया गया है, तो मालिक कफारा अदा करेगा तो कफारा अदा हो जाएगा। नीसफ वो फरमाते हैं ये इसी तरह है जैसे जकात है भाई, जकात का निसाब जो है मसलन एक शख्स के पास पूरा हो गया और अभी साल पूरा नहीं हुआ, साल के दरमियान में वो पहले से ही कुछ जकात की अदायगी करना चाहता है तो जकात अदा करेगा तो बिल इत्तेफाक जकात अदा हो जाएगी, इसलिए क्योंकि जकात के वजूब का सबब आ चुका है और वो निसाब है। अभी अगरचे वजूबे अदा तो नहीं आया, वजूबे अदा तो तब आएगी जब साल गुजर जाएगा उस निसाब पर, लेकिन नफ्से वजूब आ चुका है, निसाब पूरा हो चुका है तो उसके बाद यह शख्स जकात अदा करता है तो ए अहनाफ आपके नजदीक भी जकात अदा हो जाएगी। तो वो फरमाते हैं कि यहां पर भी ये जो यमीन है ये कफारे का सबब है और सबब तो आ चुका है, लिहाजा हानि सोने से पहले भी ये कफारा अदा करेगा माल के साथ तो कफारा अदा हो जाएगा। तो कहते हैं फअशबहत तकफीर बादल जरही, तो ये जो कफारा है ये मुशाबे हो गया, वो जो जख्मी करने के बाद कफारा देना है ये उसके साथ मुशाबे हो गया। अब हमारी दलील आ गई वलाना, और हमारी दलील यह है कि अनल कफारत लिसतरिल जिनायती, कि ये जो कफारा होता है ये जिनायत को छुपाने के लिए होता है, जुर्म को छुपाने के लिए यानी जुर्म को माफ करवाने के लिए कि उस शख्स ने जुर्म किया है अल्लाह के नाम की बेहुर्मती की है। वलाना और हमारी दलील यह है कि अनल कफारत लिसतरिल जिनायती, कि ये जो कफारा होता है ये जुर्म को ढांपने के लिए उसको छुपाने के लिए होता है। वला जिनायत हा हुना, और हानिस होने से पहले तो यहां कोई जिनायत ही नहीं, कोई जुर्म ही नहीं है। वल यमीन लैसत बिसबबिन, इमाम शाफी रहमतुल्लाह फरमाते थे कि यमीन जो है ये सबब है कफारे का, और यमीन तो पाई जा चुकी है तो सबब पाया गया तो माल के साथ कफारा अदा करेगा तो अदा हो जाएगा। तो हम कहते हैं वल यमीन लैसत बिसबबिन, कि कसम जो है वो कफारे का सबब नहीं है, इसलिए क्योंकि सबब वो होता है जो एक चीज तक पहुंचाए, और ये यमीन जो है कफारे तक पहुंचाने वाली नहीं है बल्कि ये यमीन तो रोकने वाली है उससे, वो जिस काम से हानिस होगा यमीन तो उस काम से रोकने वाली है तो ये कफारे तक पहुंचाने वाली नहीं है बल्कि ये तो उससे मान्या है, जब ये मान्या है तो इसको कफारे का सबब करार नहीं दिया जा सकता। तो कहते हैं वल यमीन लैसत बिसबबिन, और कसम जो है वो सबब नहीं है, लिअन्नहु मानिउन गैर मुफ़ज़िन, इसलिए क्योंकि ये कसम जो है ये तो मानिअ है गैर मुफ़ज़िन, ये उस हानिस होने तक पहुंचाने वाली नहीं है, बिखिलाफिल जर्ही बखिलाफ जख्मी करने के, लिअन्नहु मुफ़ज़िन क्योंकि वो तो मौत तक पहुंचाने वाला है, तो आप इस कफारा यमीन को उस जख्मी करने पर कियास नहीं कर सकते क्योंकि यहां पर जो यमीन है वो कफारे तक पहुंचाने वाली नहीं, जबकि वहां पर वो जो जख्मी करना है वो मौत तक पहुंचाने वाला है। तो कहते हैं बिखिलाफ इल जर्ह बखिलाफ जख्मी करने के, लिअन्नहु मुफ़ज़िन क्योंकि वो तो पहुंचाने वाला है, सुम्मा ला युस्तरद्दु मिनल मिस्कीन, अब भाई सूरत यह है एक आदमी ने हानिस होने से पहले ही कफारा दे दिया, फिर उसने जाकर मसला पूछा तो पता चला कि हानिस होने से पहले तो कफारा अदा नहीं हो सकता, तो क्या अब ये फकीर से वो माल वापस ले सकता है? कहते हैं नहीं, माल वापस नहीं ले सकता क्योंकि वो सदका हो गया और सदके के अंदर रुजू नहीं हो सकता। भाई क्यों, सदके में क्यों रुजू नहीं हो सकता? वजह यह कि जिस लम्हे में फकीर को सदका दिया उसी लम्हे में इसका इवज यानी अजरो सवाब इसको मिल गया, तो ये उसका इवज वसूल कर चुका है, और जब एक चीज का इवज वसूल कर लिया जाए तो वहां रुजू नहीं हो सकता। तो कहते हैं सुम्मला युस्तरद्दु मिनल मिस्कीनी, फिर ये जो कफारे का माल है ये मिस्कीन से वापस नहीं लिया जा सकता, लिवुकूइही सदकतन, इस वजह से कि ये सदका होकर वाक़े हो गया। काल वमन हलफ अला मासियतिन, सूरत मसला ये, एक शख्स जो है वो गुनाह की कसम उठा लेता है कि वल्लाह मैं नमाज नहीं पढ़ूंगा, या वल्लाह मैं अपने अब्बाजान से बात नहीं करूंगा, या वल्लाह मैं फुला आदमी को जरूर कत्ल करूंगा, بطور مثال کے کوئی گناہ کی قسم وہ اٹھا لیتا ہے تو یاد رکھو فقہا فرماتے ہیں کہ اس شخص پر واجب ہے کہ اپنے آپ کو حانس کرے اور اس قسم کا کفارہ دے دے، اس گناہ پر پیش قدمی نہ کرے، اس گناہ کو نہ کرے. وجہ یہ کہ قسم توڑے گا تب بھی گناہ ہے اور جو گناہ اس نے ذکر کیا تب بھی گناہ ہے، لیکن قسم کے توڑنے کا جو گناہ ہے اس کی تلافی ہو جائے گی کہ یہ کفارہ ادا کر دے گا. لیکن اگر وہ گناہ کر لے گا تو وہاں تلافی کی صورت نہیں ہے، تو وہ گناہ اس کے سر رہے گا بھائی. تو کہتے ہیں قال صاحب قدوری فرماتے ہیں ومن حلف علی معصیت، اور جس شخص نے گناہ پر قسم اٹھا لی مثل اللہ یصلی، جیسے کہ وہ نماز نہیں پڑھے گا، او لا یکلم اباہ، یا یہ کہ وہ اپنے باپ سے بات نہیں کرے گا، او لا یقتلن فلانا، یا یہ کہ وہ فلاں کو ضرور قتل کرے گا، تو یم بغی ان یحنس نفسہ، تو مناسب یہ ہے کہ اپنے آپ کو حانس کرے. بھئی متن میں تو آیا مناسب یہ ہے، شارحین فرماتے ہیں یہاں اس کا معنی یہ ہے کہ اس پر واجب ہے اپنے آپ کو حانس کرنا. مناسب کے لفظ سے تو بظاہر معلوم ہوتا ہے کہ شاید صرف بہتر ہے، نہیں بھی کرے گا تو کوئی حرج نہیں. کہتے ہیں نہیں، اس پر واجب ہے، اس گناہ پر پیش قدمی نہ کرے، اس کو انجام نہ دے. تو کہتے ہیں یم بغی ان یحنس نفسہ، تو اس شخص کے لیے مناسب ہے یعنی اس پر واجب ہے کہ وہ اپنے آپ کو حانس کرے، ویکفر عن یمینہ، اور کفارہ دے دے اپنی قسم سے، اپنے آپ کو حانس کرے. مثلا اس نے کیا کہا تھا کہ واللہ میں نماز نہیں پڑھوں گا، تو یہ نماز پڑھ لے، اپنے آپ کو حانس کر لے اور پھر کفارہ دے دے. اس نے کہا تھا میں اپنے باپ سے بات نہیں کروں گا، تو یہ اپنے باپ سے بات کر لے تو حانس ہو گیا، اب کفارہ دے دے. لیکن اگر اس نے کہا تھا میں واللہ میں فلاں کو ضرور قتل کروں گا، یہاں کیسے اپنے آپ کو حانس کرے بھائی؟ تو یہاں وہ کیسے اپنے آپ کو حانس کرے؟ تو فقہا فرماتے ہیں کہ یہاں اس طرح اپنے آپ کو حانس کرے کہ پکا ارادہ کر لے اس کے ترک قتل کا، اس قتل کو چھوڑنے کا پکا ارادہ کر لے کہ میں قطعی اس کو قتل نہیں کروں گا، تو بس حانس ہو گیا، لہذا کفارہ دے دے بھائی. آگے دیکھیے لقولی، جی اب آگے دلیل ذکر کر رہے ہیں صاحب ہدایہ، یہ جو متن میں مسئلہ ذکر ہوا اس کی، کہتے ہیں لقولہ علیہ الصلاۃ والسلام، بوجہ نبی کریم صلی اللہ علیہ وسلم کے قول کے کہ آپ نے فرمایا من حلف علی یمین، کہ جس شخص نے کسی یمین پر قسم اٹھائی، ورا غیرہا خیرا منہا، اور اس قسم کے علاوہ کو اس نے بہتر دیکھا، اس کو بہتر جانا، فلیأتی باللذی ہوا خیرن، تو چاہیے کہ وہ کام کر لے جو بہتر ہے، ثم لیکفر عن یمینہ، پھر اس کو چاہیے کہ اپنی قسم سے کفارہ دے دے. یہ حدیث کے الفاظ ہیں. حضور علیہ السلام فرماتے ہیں اگر کسی شخص نے کسی بات پر قسم اٹھا لی اور پھر بعد میں دیکھا کہ اس کے علاوہ صورت جو ہے وہ بہتر ہے، تو اس کو چاہیے کہ وہ بہتر صورت پر عمل کر لے اور اپنی قسم کا کفارہ ادا کر دے. بات سمجھ میں آ گئی. یہ پھر حدیث دیکھ لیجئے، حضور فرماتے ہیں من حلف علی یمین، جس نے کسی یمین پر قسم اٹھائی. بھائی حلف کا معنی بھی قسم، یمین کا معنی بھی قسم. من حلف علی یمین، جس نے قسم پر قسم اٹھائی، تو بظاہر یہ معنی لگتا ہے. نہیں بھائی، یاد رکھو یہاں یمین سے مراد ہے مقسم علیہ. بھائی یاد رکھو یمین دونوں چیزوں کا مجموعہ کہلاتی ہے. ایک آدمی کہتا ہے واللہ میں یہ کام ضرور کروں گا، تو یہ جو شروع میں کہا واللہ، یہ مقسم بھی ہی ہے، یعنی جس کی اس نے قسم اٹھائی ہے، اور آگے جس بات پر قسم اٹھائی ہے یعنی جواب قسم جو ہے وہ مقسم علیہ ہے، وہ مقسم علیہ. تو یہ مقسم بھی ہی اور مقسم علیہ دونوں کا مجموعہ یمین کہلاتا ہے. یہ جو اس نے کہا واللہ میں فلاں کام ضرور کروں گا، تو یہ سارا جو ہے کلام جس میں مقسم بھی آ گیا اور مقسم علیہ بھی آ گیا، اس کو یمین کہتے ہیں. تو یہاں پر جو حدیث کے اندر یمین کا لفظ آیا، شارحین فرماتے ہیں یہاں یمین سے مراد صرف مقسم علیہ ہے، مقسم بھی نہیں. یعنی کل بول کر جز مراد ہے. یمین تو دونوں کو کہتے تھے لیکن دونوں مراد نہیں ہے، ایک یعنی جز مراد ہے، یعنی مقسم علی مراد ہے، جس بات پر قسم اٹھائی جائے. تو یہ معنی ہے من حلف علی یمین، جس شخص نے کسی بات پر قسم اٹھا لی، ورا غیرہا خیرم منہا، اور اس کے علاوہ کو اس قسم سے بہتر جانا، فلیأتی باللذی ہوا خیر، تو اس کو چاہیے کہ لے آئے اس کو جو بہتر ہے، یعنی اس فعل کو کر لے جو بہتر ہے، ثم لیکفر عن یمینہ، پھر اس کو چاہیے کہ کفارہ دے دے اپنی قسم سے. وَلِأَنَّ فِي مَا قُلْنَاهُ تَفْوِيتَ الْبِرِّ إِلَى جَابِرٍ، میری کتاب میں ہے تفویت البر، تا پر پیش ہے، نہیں بھائی تا پر زبر ہونی چاہیے، یہ انا کا اسم مؤخر ہے، کیونکہ انا یا انا کے بعد جار مجرور آئے تو وہ خبر مقدم ہوتے ہیں اور اسم مؤخر ہو جاتا ہے. تو یہاں پر بھی لئن فی ما قلناہ، انا کے بعد فی ما آ رہا ہے، جار مجرور آ رہا ہے، تو یہ خبر مقدم اس کو بنائیں گے، اور تفویت البر یہ اس کو اس میں مؤخر بنائیں گے انا کے لیے. تو کہتے ہیں ولی ان فی ما قلناہ تفویت البر الی جابر، بر کا معنی ہے قسم کا پورا کرنا، قسم کا پورا کرنا یا قسم کا پورا ہونا، یہ لازمی بھی استعمال ہوتا ہے اور متعدی بھی، قسم کا پورا ہونا، دیکھو یہ لازمی ترجمہ ہے، اور قسم کا پورا کرنا یہ متعدی ہے بھائی، یہ باب زارابا سے ہے بھائی، برا یا برو برن، اور جابر بھائی، جابر یاد رکھو جبرا یجبرو جبرن کا معنی ہے تلافی کرنا، تلافی کرنا، کوئی خطا وغیرہ ہوئی ہے اس کی تلافی کرنا. اچھا ایک تو حدیث ذکر کر دی صاحب ہدایہ نے کہ اگر کوئی گناہ کی قسم اٹھا لے تو اپنے آپ کو حانث کر کے اس کا کفارہ دے دے، کیونکہ حدیث میں آتا ہے، اور نیز اب عقلی دلیل بھی ذکر کر رہے ہیں، عقلی دلیل وہی ہے جو میں نے پہلے ذکر کر دی، کیونکہ اگر یہ اس قسم کو توڑ دے گا تو بھی گناہ، لیکن اس کی تلافی ہو جائے گی کہ کفارہ دے دے گا، لیکن اگر اس گناہ کو کر لے گا تو پھر اس کی تو کوئی تلافی کی صورت نہیں، وہ گناہ تو اس کے سر رہے گا بھائی. تو کہتے ہیں ولی ان فی ما قلناہ، اس لیے کیونکہ اس میں جو ہم نے کہا ہے، یعنی کہ اپنے آپ کو حانث کر لے، اس کے اندر تفویت البر، اس میں قسم کا پورا کرنا فوت کر دیا گیا، الا جابرین، ایک ایسی چیز کی طرف جو اس کی تلافی کرنے والی ہے، اس میں قسم کا پورا کرنا وہ تو فوت کر دیا گیا لیکن ساتھ اس کی تلافی بھی ہے بھائی. دوبارہ ترجمہ دیکھیے، کہتے ہیں ولی ان فی ما قلناہ تفویت البر الى جابرین، اس لیے کیونکہ وہ جو ہم نے کہا ہے اس کے اندر قسم کے پورا ہونے کو فوت کرنا ہے اس کی تلافی کرنے والی چیز کی طرف، وہو الکفارت، اور وہ کفارہ ہے، اسے تلافی ہو جائے گی، ولا جابر للمعصیت فی ضدہ، اور کوئی چیز تلافی کرنے والی نہیں ہے اس گناہ کی، فی ضدہ، اس کی ضد صورت میں، یعنی قسم کو پورا کرنے کی صورت میں. وَإِذَا حَلَفَ الْكَافِرُ، صورت یہ بھائی، ایک کافر ہے، اس نے کسی بات پر قسم اٹھا لی اور پھر اس نے اس قسم کو توڑ دیا اور پھر بعد میں مسلمان ہو گیا، تو کفر کی حالت میں ہی اس نے قسم توڑ دی، یا مسلمان ہوا اس کے بعد اس نے وہ قسم توڑ دی، تو کیا اس پر کفارہ آئے گا؟ تو کہتے ہیں نہیں، اس پر کفارہ نہیں آئے گا بھائی، کیونکہ قسم جو کھائی جاتی ہے وہ اللہ کی تعظیم کے لیے کھائی جاتی ہے، اور کافر جو ہے وہ تو اللہ کی تعظیم کرنے والا نہیں ہے، اور نیز کفارہ بھی اس پر نہیں آئے گا، کیونکہ کفارہ بھی عبادت ہے اور کافر اس کا اہل نہیں ہے بھائی، تو اس کی قسم منعقد ہی نہیں ہوئی. تو کہتے ہیں وَإِذَا حَلَفَ الْكَافِرُ، اور جب کافر نے قسم اٹھا لی، ثُمَّ حَنِسَ فِي حَالِ كُفْرِهِ أَوْ بَعْدَ إِسْلَامِهِ، پھر وہ حانس ہوا اپنے کفر کی حالت میں ہی یا اپنے اسلام لانے کے بعد، فلا حنس علیہ، تو اس پر حانس ہونا نہیں، یعنی اس پر کفارہ نہیں آئے گا، لأنه ليس بأهل لليمين، اس لیے کیونکہ وہ قسم کا اہل نہیں ہے، لأنها تعقد لتعظیم اللہ تعالی، اس لیے کیونکہ یہ جو قسم ہے یہ اللہ کی تعظیم کے لیے اس کا عقد کیا جاتا ہے، وَمَعَ الْكُفْرِ لَا يَكُونُ مُعَظِّمًا، اور کفر کے ساتھ تو وہ اللہ کی تعظیم کرنے والا نہیں ہے، معظم اس میں فاعل پڑھیں اس کو، تو پھر درجمہ دیکھ لیجئے لانھا تعقد لتعظیم اللہ تعالی، اس لیے کیونکہ قسم جو ہے وہ تو اللہ کی تعظیم کے لیے کھائی جاتی ہے، ومع الکفر لا یکون معظما، اور کفر کے ساتھ تو یہ کافر جو ہے اللہ کی تعظیم کرنے والا نہیں ہے۔ تو اگرچہ وہ کفر کے اندر بھی اللہ کی تعظیم کرتا ہو لیکن یہ تعظیم اللہ کی رضا کا باعث نہیں ہے، تو یہ بھی غیر تعظیم ہی کی طرح ہے بھائی۔ تو یہ معنی ہے ومع الکفر لا یکون معظما، اور کفر کے ساتھ تو یہ اللہ کی تعظیم کرنے والا نہیں ہے، تو اس کی قسم منعقد ہی نہیں ہوئی۔ ولا ہوا اہل للکفارتی، اور یہ کافر کفارے کا اہل بھی نہیں ہے، لانھا عبادت، کیونکہ کفارہ عبادت ہے۔ آگے دیکھیے ومن حرم على نفسه شيئا مما يملكه لم يصر محرما وعليه ان استباحه كفارة يمين۔ بھئی یہ پھر وہی صورت آ گئی، ایک شخص اپنے اوپر حلال چیز کو حرام کر لیتا ہے تو یہ تحریم الحلال ہے، اور تحریم الحلال کو قرآن میں یمین کہا گیا ہے، تو اس صورت میں یہ یمین منعقد ہو گئی بھئی۔ اور پھر اگر یہ اس فعل کو کر لے گا تو خانص ہو جائے گا، تو اس کو کفارہ دینا پڑے گا۔ تو کہتے ہیں ومن حرم على نفسه شيئا مما يملكه، اور جس شخص نے اپنے اوپر حرام کر لیا کسی چیز کو ان چیزوں میں سے جس کا یہ مالک ہے، مثلا آپ نے کوئی کپڑوں کے بارے میں کہہ دیا کہ یہ کپڑے پہننا میرے لیے حرام ہے، یا گھر میں گندم وغیرہ پڑی تھی اس نے کہا میرے لیے یہ گندم کھانا حرام ہے، تو کہتے ہیں ومن حرم على نفسه شيئا مما يملكه، کہ کسی شخص نے اگر اپنے اوپر حرام کر لیا ایسی چیز کو جس کا وہ مالک ہے، لم يصر محرما، تو وہ چیز حرام نہیں ہوگی جی، یعنی حرام لعینی ہی نہیں ہوگی، حرام لغیری ہی ہو جائے گی، یعنی اس کی قسم کی وجہ سے جی، حرام لعینی ہی نہیں، کیونکہ شریعت نے تو حرام نہیں کیا، تو وہ چیز ابھی بھی حلال ہے، البتہ قسم کی وجہ سے اب اس کے لیے حرام کے درجے میں ہو گئی، یہ اس کو کھائے گا یا اس چیز کو پہنے گا تو حانث ہو جائے گا، تو یعنی یہ حرام لعینی ہی نہ ہوئی بلکہ حرام لغیری ہی ہو جائے گی۔ تو کہتے ہیں لم یصر محرما، تو یہ چیز جو ہے حرام نہیں ہوگی، یعنی حرام لعینی ہی نہیں ہوگی، وعلیہ ان استباحہ، اور اس شخص پر واجب ہے اگر یہ اس کو مباح سمجھے، کفارت یمین، قسم کا کفارہ، اس شخص پر قسم کا کفارہ واجب ہے اگر اس کو وہ مباح سمجھے، بھئی ایک آدمی نے قسم اٹھائی کہ واللہ میں یہ گندم نہیں کھاؤں گا، تو یہ گندم حرام لعینی ہی نہیں ہوئی، ہاں قسم کی وجہ سے اب اس کے لیے ممنوع ہو گئی، اور اگر اس کو یہ مباح سمجھے تو کفارہ دے دے، تو صرف مباح سمجھنے کی وجہ سے تو کفارہ نہیں آئے گا، بلکہ مباح سمجھنے والا معاملہ بھی کر لے، یعنی اس کو کھا لے، اس کو استعمال کر لے، تو پھر خانص ہو جائے گا، اور پھر اس کو کفارہ یمین دینا پڑے گا۔ تو یہ جو متن میں آیا نا کہ ان استباحہ، اس کو جائز سمجھے، اس کو مباح سمجھے، اس سے مراد یہ ہے کہ یہ اس کو استعمال کر لے۔ تو کہتے ہیں وعلیہ ان استباحہ کفارت یمین، اور اس شخص پر واجب ہے قسم کا کفارہ اگر یہ اس کو جائز سمجھے۔ اور نیز متن میں آیا تھا شیئم مما یملکہ، اگر اپنے اوپر حرام کرے ایسی چیز کو جس کا یہ مالک ہے، تو بھئی یہ مالک ہونا ضروری نہیں ہے، یہ قید اتفاقی ہے بھئی، بلکہ مطلقاً کسی بھی چیز کو اپنے اوپر حرام کرے گا تو یہ یمین ہو جائے گی۔ آگے دیکھیے وقال الشافعی رحمہ اللہ تعالی لا کفارت علیہ، اور امام شافعی رحمہ اللہ فرماتے ہیں اس پر کوئی کفارہ نہیں ہے، لان تحریم الحلال قلب المشروع، اس لیے کیونکہ حلال چیز کو حرام قرار دینا قلب المشروع، یہ تو ایک مشروع چیز کو الٹنا ہے، قلب کا کیا معنی، الٹنا پلٹنا، اس لیے کیونکہ حلال چیز کو حرام قرار دینا قلب المشروع، یہ تو مشروع چیز کو پلٹنا ہے، فلا ينعقد به تصرف مشروع، تو اس کے ذریعے وہ تصرف منعقد نہیں ہوگا جو مشروع ہے جی، یعنی یمین بھائی بھائی یمین ایک تصرف مشروع ہے، شریعت نے اجازت دی ہے، آپ قسم کھانا چاہتے ہیں کسی چیز کے بارے میں تو آپ قسم کھا سکتے ہیں کہ میں یہ کام کروں گا یا یہ کام نہیں کروں گا، تو یمین ایک تصرف مشروع ہے، اور اس کے ذریعے آپ قلب المشروع کرنا چاہتے ہیں، یعنی حلال کو حرام بنانا چاہتے ہیں، یہ تو آپ شریعت کے حکم کو الٹ رہے ہیں، پلٹ رہے ہیں، لہذا شریعت کے اختیار کو استعمال کرتے ہوئے آپ ایک مشروع چیز کو پلٹ نہیں سکتے، اس کے حکم کو بدل نہیں سکتے، لہذا یہاں کوئی یمین منعقد ہی نہیں ہوئی. بات سمجھ میں آ گئی. پھر ترجمہ دیکھ لیجئے، امام شافعی رحمہ اللہ فرماتے ہیں اس پر کفارہ نہیں ہے، لأن تحریم الحلال قلب المشروع، اس لیے کیونکہ حلال چیز کو حرام قرار دینا یہ تو ایک مشروع اور جائز چیز کو پلٹنا ہے. فلا ينعقد به تصرف مشروع، تو اس قلب مشروع کے ذریعے مشروع تصرف منعقد نہیں ہوگا. وهو اليمين، اور وہ مشروع تصرف یمین ہے، وہ منعقد نہیں ہوگی. ولنا، اور ہماری دلیل یہ ہے کہ ان اللفظ ينبع عن اثبات الحرمت، کہ یہ لفظ جو ہے وہ خبر دے رہا ہے حرمت کے ثابت کرنے کی. اس شخص نے کیا کہا ہے، میرے اوپر یہ گندم حرام ہے، تو اس کے الفاظ بتلا رہے ہیں کہ وہ اپنے اوپر اس چیز کو حرام کر رہا ہے، اور اس چیز کو حرام قرار دیا بھی جا سکتا ہے. وہ کس طرح، کہ اس کو حرام لعینی ہی قرار نہ دیا جائے بلکہ حرام لغیرہ ہی قرار دیا جائے، یعنی اس کے ان الفاظ کی وجہ سے اب اس پر حرام ہوا ہے، شریعت کی طرف سے حرام نہیں ہے. بھائی ولانا، ہماری دلیل یہ ہے ان اللفظ ينبئ عن اثبات الحرمت، کہ اس کا یہ لفظ جو ہے وہ خبر دے رہا ہے حرمت کے ثابت کرنے کی. وقد امکن اعماله، اور تحقیق اس لفظ کو عمل دینا ممکن بھی ہے، بثبوت الحرمت لغیره، حرمت لغیره کو ثابت کرتے ہوئے، بھی اس بات ہی موجب الیمینی، موجب کا معنی ہے مقتضا اور حکم، بھی اس بات ہی موجب الیمینی، قسم کے حکم کو ثابت کرتے ہوئے. جب آپ قسم کا حکم ثابت کر دیں گے تو اگر یہ اس کو نہیں کرتا تو یہ قسم پوری ہوگی، اور اگر کرے گا تو حانث ہو جائے گا، تو یہ اس کے لیے حرام ہوا، لیکن حرام لغیرہ، اس قسم کی وجہ سے حرام ہوا ہے. پھر ترجمہ دیکھ لیجئے، کہتے ہیں ولنا، ہماری دلیل یہ ہے کہ ان اللفظ ينبئ عن اثبات الحرمت، کہ اس کا یہ لفظ جو ہے خبر دے رہا ہے حرمت کے ثابت کرنے کی. وقد امکن اعماله بثبوت الحرمت لغیره، اور تحقیق اس لفظ کو عمل دینا ممکن بھی ہے حرمت لغیرہ کو ثابت کرتے ہوئے، بثبات موجب الیمین، قسم کے حکم کو ثابت کر کے. فَيُصَارُ إِلَيْهِ، تو اسی کی طرف رجوع کیا جائے گا، یعنی اسے حرام لغیرہ ہی قرار دیا جائے گا. ثُمَّ إِذَا فَعَلَ مِمَّا حَرَّمَهُ قَلِيلًا أَوْ كَثِيرًا، پھر یہ شخص جب اس فعل کو کر لے گا جس کو اس نے حرام قرار دیا تھا، قَلِيلًا أَوْ كَثِيرًا، چاہے تھوڑا کرے یا زیادہ کرے، حَانِثًا، تو یہ حانث ہو جائے گا. وَوَجَبَتِ الْكَفَّارَةُ، اور کفارہ واجب ہو جائے گا. وَهُوَ الْمَعْنِيُّ مِنَ الْإِسْتِبَاحَةِ الْمَذْكُورَةِ، یہ لفظ ہے معنیون، یاد رکھو کہ بعض جگہ کبھی کبھار عبارتوں میں یہ لفظ آتا ہے، معنیون مرمیون کے وزن پر، یہ اس میں مفعول ہے بھائی، اور معنی ہے اس کا مقصود. وَهُوَ الْمَعْنِيُّ، اور یہی مقصود ہے، مِنَ الْإِسْتِبَاحَةِ الْمَذْكُورَةِ، وہ جو استباحت ذکر کی گئی تھی، وہ جو متن میں آیا تھا، وَعَلَيْهِ إِنِ اسْتَبَاحَهُ كَفَّارَةُ يَمِينٍ، اگر وہ اس کو جائز سمجھے تو اس پر یمین کا کفارہ ہے. جائز سمجھنے سے کیا مراد تھا، اس فعل کو کر لے، اس فعل کو کر لے اور کر لے، چاہے تھوڑا کرے چاہے زیادہ کرے، ہر صورت میں حانث ہو جائے گا. تو یہ معنی ہے، وَهُوَ الْمَعْنِيُّ مِنَ الْإِسْتِبَاحَةِ الْمَذْكُورَةِ، اور یہی مقصود ہے اس استباحت سے جو ذکر کی گئی. لِأَنَّ تَحْرِيمَ إِذَا ثَبَتَ، اس لیے کیونکہ تحریم جب ثابت ہو گئی، حرام کرنا ثابت ہو گیا، اس نے خود اپنے اوپر حرام کیا ہے. لِأَنَّ تَحْرِيمَ إِذَا ثَبَتَ، اس لیے کیونکہ تحریم جب وہ ثابت ہو گئی، تَنَاوَلَ كُلَّ جُزْءٍ مِّنْهُ، تو یہ اس چیز کے ہر جز کو شامل ہے. جب اس نے ایک چیز کو اپنے پر حرام کر لیا تو اس کے ہر جز اس پر حرام ہو گیا، لہذا تھوڑا سا بھی کر لے گا تو حانث ہو جائے گا بھائی. یہ معنی ہے لِأَنَّ تَحْرِيمَ إِذَا ثَبَتَ، اس لیے کیونکہ تحریم جب ثابت ہو گئی، تَنَاوَلَ كُلَّ جُزْءٍ مِّنْهُ، تو وہ اس چیز کے ہر جز کو یہ شامل ہے، وہ چیز جس کو اس نے حرام قرار دیا تھا اس کے ہر جز کو شامل ہے، تو تھوڑا سا بھی کر لے گا تو یہ حانث ہو جائے گا. आगे देखिए, वलौ काल कुल्लु हिल्लिन अलैया हरामुन फहुवा अला ताआमि वश्शराबी इल्ला अन यनविया गैरा ज़ालिक। भाई सूरत है मसला ये, एक आदमी कहता है मेरे ऊपर हर हलाल चीज हराम है, कुल्लु हिल्लिन अलैया हरामुन, हर हलाल चीज मेरे ऊपर हराम है। तो जाहिर अल्फाज को देखें तो इस पर हर हलाल चीज हराम हो गई, लिहाजा कोई भी हलाल फेल ये करेगा तो ये हानिस हो जाएगा। और कियास का तकाजा ये है जैसे ही कसम खाएगा फौरन ये हानिस भी हो गया
जी।
क्योंकि इसका सांस लेना भी हलाल है, इसका आंखें झपकना भी हलाल है, इसको एक चीज या दूसरी चीज की तरफ देखना भी हलाल है। तो जैसे ही कसम पूरी होगी इनमें से कोई ना कोई फेल पाया गया, सांस लेना भी पाया गया, आंखों का झपकना भी पाया गया, चीजों की तरफ देखना भी पाया गया, तो लिहाजा कियास ये तकाजा करता है जैसे ही ये कसम खाएगा साथ ही हानिस हो गया। और इमाम जुफर भी यही फरमाते हैं कि जिसने भी ऐसी कसम खाई कि मेरे ऊपर हर हलाल चीज हराम है फौरन हानिस हो गया, अब इसको कफारा देना पड़ेगा। जबकि हमारे अइमा फरमाते हैं कि कसम के जरिए मकसूद ये होता है कि इंसान उसको पूरा करे, कसम खाने का मकसद यह होता है कि इंसान उस कसम को पूरा करे। लिहाजा अगर इस कसम को अपने उमूम पर बाकी रखा जाए जैसे इमाम जुफर फरमाते हैं कि हर हलाल फेल इस पर हराम हो गया, फिर तो इस पर अमल ही नहीं हो सकता। कसम खाते ही इसने सांस भी ले लिया, इसने आंखों को भी झपक लिया, साथ ही हानिस हो गया। तो इस सूरत में तो इसको पूरा करना ही मुमकिन ना रहेगा, लिहाजा इस कसम को अपने उमूम पर बाकी नहीं रखा जाएगा, बल्कि दलालतन इससे सिर्फ खाना और पीना मुराद है, वो खाने और पीने वाली चीजों का अपने ऊपर हराम कर रहा है। दलालतन उमूम साकित हो गया। भाई कैसे दलालतन उमूम साकित हुआ? भाई मैंने बतलाया तो कसम किस लिए खाई जाती है, कसम इसलिए खाई जाती है कि इंसान उसको पूरा कर सके। तो ये चीज दलालत कर रही है कि इसके अंदर उमूम का एतबार नहीं किया जाएगा, वरना तो वो पूरा ही नहीं कर सकेगा। बात समझ में आ गई? तो कसम खाई जाती है पूरा करने के लिए, तो इसने दलालत कर दी कि यहां उमूम मोतबर नहीं है। भाई तो कहते हैं वलौ काल कुल्लु हिल्लिन अलैया हरामुन, और अगर किसी शख्स ने कहा कि हर हलाल चीज वो मेरे ऊपर हराम है, फहुवा अला ताआमि वश्शराबी, तो ये कसम जो है खाने और पीने पर है, इल्ला अय्यन विया गैरा ज़ालिक, मगर ये कि इसके अलावा कि ये नीयत कर ले। हां अगर ये नीयत करता है हर चीज की तो फिर तो उमूम पर उसी तरह बाकी रहेगी और फौरन हानिस भी हो जाएगा, या किसी खास चीज की वो नीयत करता है तो वो भी इसके अंदर दाखिल हो जाएगी। खाना पीना भी दाखिल रहेगा, क्योंकि उर्फ में इस किस्म के कलाम को किस पर महमूल करते हैं? खाने और पीने पर। और बाकी अगर किसी और चीज की से नियत की है वो भी दाखिल हो जाएगी। तो कहते हैं इल्ला अय्यन या गैर ज़ालिक, मगर यह कि इसके अलावा की नीयत करे, वल कियासु अन यहनसा कमा फरागा, और कियास तो यह है कि यह शख्स हानिस हो जाए, कमा फरागा जैसे ही ये कसम से फारिग हो, लिअन्नहु बाशरा फ़िअलन मुबाहन, इसलिए क्योंकि इसने सर अंजाम दिया है एक मुबाह फेल को, वह हुआ तनफ्फुसु और वह सांस लेना है, व नहवुहु और इस जैसे और अफ़ाल। वही वहादा कौलु जुफर रहमहुल्ला, और ये कौल है इमाम जुफर रहमहुल्ला का। तो कियास ये तकाजा करता है कि ये फौरन हानिस हो जाए, लेकिन इस्तेहसानन हमारे अइमा फरमाते हैं ये हानिस नहीं होगा। वजहुल इस्तेहसानी, और इस्तेहसान की वजह यह है कि अन्नल मकसूद हुअल बिर्रु, कि कसम के जरिए जो मकसूद होता है वो उसको पूरा करना होता है, ला यतहसलु मअतबारिल उमूमी, तो वो पूरा करना हासिल नहीं हो सकता उमूम के एतबार से, व इदा सकता एतबारुहु, और जब उमूम का एतबार साकित हो गया, यनसरिफु इला ताआमि वश्शराबि लिल उर्फी, तो यह कसम पलट जाएगी खाने और पीने की तरफ, लिल उर्फ उर्फ वजह से कि आम लोग इससे खाना और पीना ही मुराद लेते हैं कि यह शख्स खाने पीने के अपने ऊपर हराम कर रहा है। फइन्नहु युस्तामलु फी मा यतनावलु आदतन, इसलिए क्योंकि ये अल्फाज इस्तेमाल किए जाते हैं उन चीजों में, यतनावलु आदतन, जिनको आदतन खाया जाता है। बात समझ में आ गई? तो यहां यतनावुल का माना खाना खाने के है। تو فإنہ یستعمل فی ما یتناول عادتا, اس لیے کیونکہ یہ الفاظ استعمال کیے جاتے ہیں ان چیزوں میں جن کو عادتا کھایا جاتا ہے. ولا یتناول المرأة, اور یہ عورت کو شامل نہیں. اب یہاں یتناول کا معنی ہے شامل ہونا, تو کہتے ہیں ولا یتناول المرأة الا بالنیت, اور یہ اس شخص کی بیوی کو شامل نہیں ہے مگر نیت کے ذریعے. اس نے کہا میرے اوپر ہر حلال چیز حرام ہے, تو اس کی بیوی بھی تو اس پر حلال تھی, تو کیا وہ حرام ہوگی یا نہیں؟ کہتے ہیں نہیں, ہم نے آپ کو بتلا دیا کہ استحسانن عموم کا اعتبار یہاں ساقط ہو جائے گا اور صرف کھانا پینا مراد ہوگا, اور بیوی بھی اس کے اندر داخل نہیں, الا یہ کہ یہ بیوی کی نیت کرے. تو بیوی کی نیت کرے گا پھر بیوی بھی داخل ہو جائے گی, بیوی بھی اس پر حرام ہو جائے گی اور یہ ایلا بن جائے گا, یہ ایلا بن جائے گا. ایلا آپ جانتے ہیں کوئی شخص اپنی بیوی سے 4 ماہ یا اس سے زیادہ تک صحبت نہ کرنے کی قسم کھا لے کہ واللہ میں تمہارے قریب نہیں آؤں گا 4 ماہ تک یا 1 سال تک, تو 4 ماہ یا اس سے زیادہ کی قسم کھا لے بیوی سے صحبت نہ کرنے کی تو یہ ایلا ہے, اور 4 ماہ گزر گئے اور اس نے صحبت نہ کی تو عورت جدا ہو جائے گی ایک طلاق بائن کے ساتھ, اور اگر اس نے صحبت کر لی پہلے تو پھر بیوی بیوی ہی رہے گی, البتہ قسم کا کفارہ دینا پڑے گا. چنانچہ علماء فرماتے ہیں ایلا کرنے والا 2 ناپسندیدہ چیزوں میں سے ایک میں ضرور واقع ہو گیا, یا تو اب اسے قسم توڑ کر قسم کا کفارہ دینا پڑے گا یا بیوی ہاتھ سے نکل جائے گی. تو کہتے ہیں ولا یتناول المرأة الا بالنیت, اور یہ اس کی بیوی کو شامل نہیں ہے مگر نیت کے ذریعے. لاسقاط اعتبار العموم, اس وجہ سے کہ عموم کا اعتبار ساقط ہو چکا ہے. واذا نواها کان ایلا ان, اور جب یہ بیوی کی نیت کرے تو کان ایلا ان, تو یہ ایلا بن جائے گا. تو 4 مہینے تک اگر صحبت نہیں کرے گا تو بیوی ہاتھ سے نکل جائے گی, یا اگر صحبت کر لیتا ہے تو قسم کا کفارہ دینا پڑے گا. تو کہتے ہیں وَإِذَا نَوَاهَا كَانَ إِيلَاءً, اور جب یہ اپنی بیوی کی نیت کر لے گا تو یہ ایلا ہو جائے گا. وَلَا تُصْرَفُ الْيَمِينُ عَنِ الْمَأْكُولِ وَالْمَشْرُوبِ, اور اس قسم کو پھیرا نہیں جائے گا ان چیزوں سے جن کو کھایا جاتا ہے اور جن کو پیا جاتا ہے. بھئی اگر اس نے بیوی کی نیت کی ہے تو بیوی بھی داخل ہو گئی, لیکن اس کا یہ معنی نہیں کہ اب وہ کھانے پینے کی چیزیں شامل نہیں, وہ کھانے پینے کی چیزیں اب بھی شامل ہیں, کوئی چیز کھائے گا یا پیے گا تو اس صورت میں بھی حانث ہو جائے گا. تو یہ معنی ہے ولا تصرف الیمین عن المأکول والمشروب, اور اس قسم کو پھیرا نہیں جائے گا ان چیزوں سے جن کو کھایا جاتا ہے اور جن کو پیا جاتا ہے, یعنی ان کو بھی یہ شامل ہے. وَهَذَا كُلُّهُ جَوَابُ ظَاهِرِ الرِّوَایَتِ, اور یہ سارا جو ہے یہ ظاہر روایت کا جواب ہے, یعنی ظاہر روایت میں مسئلہ اسی طرح ہے. ومشائخنا رحمہ اللہ تعالی قالوا, اور ہمارے فقہا فرماتے ہیں, مراد فقہائے بلخ ہیں بھائی, فقہائے بلخ. بلخ افغانستان کی دوسری طرف کا علاقہ جو ہے, دوسری جانب کا کنارہ, یہ بلخ کہلاتا ہے بھائی. تو کہتے ہیں ومشائخنا رحمہ اللہ تعالی قالوا, اور ہمارے فقہا فرماتے ہیں, یقع به الطلاق عن غیر نیت, کہ اس سے طلاق واقع ہو جائے گی بغیر نیت کے. ایک شخص کہتا ہے کل حلال علی حرام, تو اسے خود بخود طلاق واقع ہو جائے گی. بھئی کیوں, کیا وجہ ہے؟ کہتے ہیں لغلبت الاستعمال, غلبہ استعمال کی وجہ سے کہ یہ الفاظ طلاق میں کثرت سے استعمال کیے جاتے ہیں. تو کہتے ہیں ہمارے فقہا فرماتے ہیں یقع به الطلاق عن غیر نیت, کہ اس کے ذریعے بغیر نیت کے ہی طلاق واقع ہو جائے گی. لغلبت الاستعمال, غلبہ استعمال کی وجہ سے, یعنی یہ الفاظ طلاق ہی میں غالب الاستعمال ہیں, اکثر اسی میں استعمال ہوتے ہیں, تو یہ اس کے اندر صریح کے درجے میں ہو گئے ہیں, لہذا ان سے خود بخود طلاق واقع ہو جائے گی چاہے طلاق کی نیت نہ بھی کرے. یہ معنی ہے لغلبت الاستعمال, طلاق کے اندر غلبہ استعمال کی وجہ سے. وعلیہ الفتوى, اور اسی پر فتوا ہے بھائی. وکذا ينبغي في قوله, اور اسی طرح مناسب ہے کسی کہنے والے کے اس قول میں, اور اسی طرح مناسب ہے یعنی طلاق واقع ہو جائے گی کسی کہنے والے کے اس قول میں. تو کہتے ہیں وکذا ينبغي في قوله حلال بروے حرام, حلال بروے حرام بھائی فارسی الفاظ ہیں. ایک شخص کہتا ہے حلال بروے حرام, कि हलाल चीज जो है वो बर वे उस पर हराम हराम है, हलाल चीज उस पर हराम है। तो इसके अंदर भी साहिब हिदायत फरमाते हैं मुनासिब यही है कि इसका भी यही हुक्म हो भाई कि तलाक बगैर नियत के ही वाकई हो जाए। तो कहते हैं वकदा यम बगी फी कौली ही, और इसी तरह हमें मुनासिब किसी कहने वाले के इस कौल में कि हलाल बर व हराम, कि हलाल उस पर हराम है लिल उर्फ, उर्फ की वजह से कि उर्फ के अंदर फारसी के इन अल्फाज को, उर्फ में इन अल्फाज को तलाक के लिए इस्तेमाल किया जाता है भाई। वक्त लफू फी कौली ही, और फुकहा ने इख्तिलाफ किया है किसी कहने वाले के इस कौल में हर छे बरदस्त रास्त गीरम बरवे हराम, ये फारसी अल्फाज आ गए। हर छे बरदस्त रास्त, दस्त कहते हैं हाथ को, रास्त कहते हैं सीधा यानी दाया हाथ, दस्त रास्त सीधा हाथ दाया हाथ, गीरम मैं पकड़ता हूं, हर छे बरदस्त रास्त गीरम कि जो चीज भी मैं दाएं हाथ से पकड़ता हूं यानी जो भी चीज मेरे दाएं हाथ में है यानी जिसका मैं मालिक हूं बर वे हराम, वो उस पर हराम है। एक आदमी कहता है जो भी चीज मेरे दाएं हाथ में है यानी जिस चीज का भी मैं मालिक हूं वो मुझ पर हराम है। तो इसमें फुकहा ने इख्तिलाफ किया है भाई। तो कहते हैं वक्त तलफू फी कौली ही, और फुकहा ने इख्तिलाफ किया है कहने वाले के इस कौल के अंदर हर छे बरदस्त रास्त गीरम बरवे हराम कि हर वो चीज जिसको मैंने दाएं हाथ से पकड़ा है बरवे हराम वो उस पर हराम है। कि अन्नहु हल तुश्तरतुन नियतु, फुकहा ने इसमें इख्तिलाफ किया है कि अन्नहु हल तुश्तरतुन नियतु कि क्या इसमें भी नीयत की शर्त होगी फिर तलाक वाके होगी या बगैर नियत के भी तलाक वाके हो जाएगी। तो कहते हैं इसमें इख्तिलाफ किया है वल अजहरु अन्नहु युजअलु तलाकन मिन गैर नियतिन, और ज्यादा जाहिर कौल यही है कि इसको भी तलाक करार दिया जाएगा मिन गैर नियतिन बगैर नियत के ही लिल उर्फ, उर्फ की वजह से, क्योंकि आम लोगों में ये लफ्ज तलाक के लिए इस्तेमाल होते हैं तो बगैर नियत के ही इसको तलाक करार दिया जाएगा। आगे देखिए वमन नजर नजरम मुतलकन फअलैहि अलवफा, यहां पर दो तीन चीजें समझ लें भाई। एक है मन्नत जिसे नजर कहते हैं अरबी में, नून है दाल है और रा, और एक है मंजूर भाई इसी जाल के साथ मंजूर जिस चीज की मन्नत मानी गई है, और एक है शर्त भाई। याद रखो मंजूर वो चीज है जिसकी इंसान ने मन्नत मानी है। मसलन एक शख्स कहता है कि अगर मेरे इस मरीज को शिफा मिल गई तो मैं अल्लाह के लिए 5 रोजे रखूंगा, तो ये मन्नत मान रहा है, ये है नजर। और ये जो 5 रोजे इसने जिक्र किए जिस चीज की मन्नत मानी है कि मैं ये चीज करूंगा, इसको कहते हैं मंजूर भाई दाल के साथ मंजूर भाई। और जो शर्त साथ जिक्र की है कि अगर मेरे मरीज को शिफा मिल गई तो ये है शर्त भाई। तो शर्त और चीज है और मंजूर और चीज है, मंजूर वो चीज है जिसकी इसने मन्नत मानी है भाई। और यहां एक और कीमती बात जहन में आई भाई, वो भी याद रखना, याद रखना फुकहा फरमाते हैं कि मन्नत का इबादत होना जरूरी है, निहायत कीमती नुक्ता है भाई, मन्नत का इबादत होना जरूरी है। लिहाजा अगर कोई गुनाह की मन्नत मानता है तो वह मन्नत ही मुनाकिद नहीं हुई। मसलन एक आदमी मन्नत मानता है कि अगर मेरा यह काम हो गया तो मैं नाच गाने का प्रोग्राम करवाऊंगा, भाई ये तो गुनाह की मन्नत मान रहा है, लिहाजा ये मन्नत मुनाकिद ही नहीं हुई भाई। तो फुकहा फरमाते हैं मन्नत का इबादत होना जरूरी है, और इबादत भी ऐसी हो जो जिंदगी में किसी वक्त फर्ज या वाजिब हो, किसी जिंदगी में किसी वक्त फर्ज या वाजिब हो। मसलन एक शख्स नफलों की मन्नत मानता है यानी नमाज की, और नमाज देखो नमाज तो फर्ज भी होती है भाई, ये 5 नमाजें हर मुसलमान पर फर्ज हैं तो नमाज फर्ज भी होती है, लिहाजा मालूम हुआ नफल यानी नमाज जो है वो इबादत की कबील से है, लिहाजा इनकी मन्नत मानना ठीक है। और इसी तरह मसलन रोजे की मन्नत मानता है कि अगर मेरा यह काम हो गया तो मैं इतने रोजे रखूंगा, तो यह भी मन्नत सही है, इसलिए क्योंकि रोजे जो हैं वो भी कभी फर्ज हो जाते हैं जैसे रमजान का रोजा है भाई। इसी तरह अगर एक शख्स ने कुरान की तिलावत की जो है मन्नत मानी कि अगर मेरा यह काम हो गया तो मैं 10 सिपारों की तिलावत करूंगा, तो याद रखो ये मन्नत भी मुनाकिद हो गई, इसलिए क्योंकि नमाज के अंदर तिलावत फर्ज है भाई, नमाज के अंदर तिलावत फर्ज है भाई। इसी तरह अगर एक शख्स मसलन दुरूद शरीफ पढ़ने की मन्नत मानता है कि अगर मेरा यह काम हो गया तो मैं इतने हजार मरतबा दुरूद शरीफ पढ़ूंगा, तो यह मन्नत भी सही है। वजह यह कि उलमा फरमाते हैं कि हर मोमिन पर जिंदगी में कम अज कम एक मरतबा दुरूद पढ़ना वाजिब और लाजिम है भाई, दुरूद पढ़ना वाजिब और लाजिम है भाई। तो लिहाजा इस दुरूद की मन्नत भी सही है। और अगर कोई शख्स मन्नत मानता है सुबहान अल्लाह की भाई, कि अगर मेरा यह काम हो गया तो इतने हजार मरतबा सुबहान अल्लाह का जिक्र करूंगा, तो याद रखो ये मन्नत मुनाकिद नहीं, इसलिए क्योंकि सुबहान अल्लाह कहना किसी भी मौका पर फर्ज या वाजिब नहीं है। हत्ता के नमाज में भी आप सुबहान रब्बी अल आला और सुबहान रब्बी अल अजीम पढ़ते हैं तो ये वाजिब नहीं है, ये सुन्नत है भाई। अगर नहीं भी पढ़ेंगे नमाज हो जाएगी, अगरचे कामिल नमाज ना हुई लेकिन नमाज अदा हो गई भाई। तो मंजूर वो चीज जिसकी मन्नत मानी जाए और शर्त वो फेल जिसके साथ उसको मुअल्लक किया जाए भाई। तो कहते हैं वह मन नजरा नजरम मुतलकन फाले हिल वफा भाई, याद रखो एक है नजर मुतलक और एक है नजर मुअल्लक भाई। नजर मुअल्लक, नजर मुअल्लक वो है जिसमें आप उस नजर को मुअल्लक कर देते हैं किसी फेल के साथ कि अल्लाह मैं पांच रोजे रखूंगा अगर मेरा ये मरीज ठीक हो गया, मेरा ये मरीज ठीक हो गया। तो देखो ये जो पांच रोजे हैं, ये जो मंजूर है जिसकी आप मन्नत मान रहे हैं, इसको आपने एक चीज के साथ मुअल्लक कर दिया है, तो इसको क्या कहते हैं, नजर मुअल्लक भाई। तो मालूम हुआ कि मन्नत को किसी शर्त के साथ मुअल्लक कर दिया जाए तो ये नजर मुअल्लक है, और दूसरी जो है वो नजर मुतलक है। नजर मुतलक में किसी शर्त वगैरह को साथ जिक्र नहीं करता, बस वैसे ही मन्नत मान लेता है कि मुझ पर अल्लाह के लिए पांच रोजे लाजिम हैं, या मैं अल्लाह के लिए मन्नत मानता हूं पांच रोजों की। तो याद रखो ये नजर मुतलक है, और जो शख्स इस तरह कह देगा तो ये मन्नत हो गई, अब इसको अदा करना पड़ेगा कि मुझ पर लाजिम है अल्लाह के लिए पांच रोजे, तो अब इसको पांच रोजे रखना पड़ेंगे। तो कहते हैं वह मन नजरा नजरा मुतलकन, और जिस शख्स ने मुतलक नजर मानी यानी उसको मुअल्लक नहीं किया किसी शर्त के साथ, फअलैहि वफाउ, तो उस पर वाजिब है उसको पूरा करना, लिकौलिहि अलैहि सलातु वस्सलाम, हुजूर अलैहि सलाम के इस कौल की वजह से कि आपने फरमाया मन नजरा वसम्मा, जिसने मन्नत मानी वसम्मा और बयान किया, यानी जिस चीज की मन्नत मान रहा है उसको बयान किया, वो जो मंजूर है कि मसलन मैं पांच रोजे रखूंगा ये क्या है मंजूर, या मैं दस रकात नफल अदा करूंगा ये क्या है, ये मंजूर है भाई। बात समझ में आ गई। और अगर साथ फेल भी कोई जिक्र करता है उसको शर्त कहेंगे। मसलन एक आदमी कहता है कि मैं मन्नत मानता हूं पांच रोजों की अगर मेरा ये मरीज, इस मरीज को अल्लाह ने शिफा दे दी, तो ये जो आगे फेल जिक्र किया वो शर्त है भाई, वो शर्त है। तो हुजूर अलैहि सलाम फरमाते हैं मन नजर अबसम्मा, जिसने मन्नत मानी और बयान किया, यानी जिस चीज की मन्नत मानी है उसको बयान किया, फअलैहिल वफाउ बिमा सम्मा, तो उस पर वाजिब है पूरा करना उस चीज को जिसको उसने बयान किया है, जिसको उसने जिक्र किया है। आगे देखिए वह इन अल्लकन नजर बिशर्त इन फवुजिद शर्त फअलैहि वफा उबिनफ्स इन नजरी भाई, यहां एक बात समझ लीजिए पहले, याद रखो कि अगर कोई शख्स मन्नत को मुअल्लक कर देता है किसी शर्त के साथ, तो शर्तें दो किस्म की हो सकती हैं। बाज शर्तें ऐसी होंगी जिसके होने की तमन्ना है कि यह चीज हो जाए, जैसे एक आदमी ने क्या कहा कि अगर मेरे इस मरीज को शिफा मिल गई तो मैं अल्लाह के लिए पांच रोजे रखूंगा, तो देखो इस मरीज की शिफा इसके होने की, इस शिफा के होने की तमन्ना है, इस शिफा के होने की तमन्ना है, اور بعض اوقات ایسی شرط ذکر کی جاتی ہے کہ جس کے نہ ہونے کی تمنا ہوتی ہے. مثلا ایک آدمی کہتا ہے کہ اگر میں نے آئندہ کوئی جھوٹ بولا تو مجھ پر اللہ کے لیے 5 روزے لازم ہیں. تو اب دیکھو اس کی تمنا جھوٹ نہ بولنا ہے. تو بعض اوقات اس شرط کے ہونے کی تمنا ہوتی ہے اور بعض اوقات وہ شرط ایسا فیل ہوتا ہے کہ اس کے نہ ہونے کی تمنا ہوتی ہے, اس کے نہ ہونے کو یہ چاہتا ہے. تو دونوں میں فرق ہے. اگر اس نے ایسا کام ذکر کیا جس کے ہونے کی تمنا ہے, جس کے ہونے کو یہ چاہتا ہے, تو پھر یاد رکھو اگر وہ کام ہو گیا تو پھر جو منت مانی ہے وہی پورا کرنا پڑے گی. ایک آدمی نے کہا ہے اللہ اگر میرے اس مریض کو شفا مل گئی تو میں آپ کے لیے 5 روزے رکھوں گا. تو اگر مریض کو شفا مل گئی تو یہی 5 روزے ہی اس کو رکھنا پڑیں گے. یہاں کفارہ قسم نہیں دے سکتا, یہاں کفارہ قسم نہیں دے سکتا. حانس تو یہ ہوا ہے لیکن جس چیز کی منت مانی ہے وہی پورا کرنا پڑے گی. یہاں قسم کا کفارہ ادا نہیں کر سکتا. لیکن اس کے مقابلے میں اگر ایسی شرط کو ذکر کیا تھا جس کے نہ ہونے کو یہ چاہتا ہے, جس کے نہ ہونے کی تمنا ہے, تو پھر اس صورت میں چاہے تو وہی منت پوری کر لے اور چاہے تو قسم کا کفارہ دے دے. مثلا ایک آدمی کہتا ہے اگر میں نے پھر جھوٹ بولا تو مجھ پر اللہ کے لیے 5 روزے لازم ہیں. تو پھر اس نے جھوٹ بول دیا تو اس صورت کے اندر یہ چاہے تو یہی 5 روزے رکھ لے اور چاہے تو قسم کا کفارہ دے دے, یعنی 10 مسکینوں کو 2 وقت کا کھانا کھلا دے یا ان کو کپڑے پہنا دے. صورت سمجھ میں آ گئی. پھر دوہرا لیں, اگر شرط ایسی ہے کہ اس کے ہونے کی تمنا ہے تو اگر وہ شرط پوری ہو گئی تو جو منت مانی ہے وہ ہی کرنا پڑے گا, اسی کو پورا کرنا پڑے گا, کفارہ قسم نہیں دے سکتا. لیکن اگر شرط ایسی ذکر کی ہے جس کے نہ ہونے کی تمنا ہے اور پھر اس کو کر لیا تو اس صورت کے اندر جس چیز کی منت مانی تھی وہ بھی ادا کر سکتا ہے اور کفارہ قسم دینا چاہے تو وہ بھی دے سکتا ہے. اسے اختیار ہے دونوں میں سے جس کو بھی اختیار کر لے. تو کہتے ہیں وَإِنْ عَلَّقَ النَّذْرَ بِشَرْطٍ, اور اگر کسی شخص نے منت کو معلق کر دیا کسی شرط کے ساتھ, فَوُجِدَ الشَّرْطُ, تو پھر شرط پائی گئی, فَعَلَيْهِ الْوَفَاءُ بِنَفْسِ النَّذْرِ, تو اس شخص پر واجب ہے پورا کرنا نفس منت کو. جس چیز کی منت مانی ہے وہ ہی کرنا پڑے گا, قسم کا کفارہ نہیں دے سکتا. کیوں؟ کہتے ہیں لإطلاق الحدیث, حدیث کے مطلق ہونے کی وجہ سے. حدیث میں آیا تھا پیچھے بھائی, من نظر و سما, جس نے منت مانی اور ذکر کر دیا یعنی جس چیز کی منت مانی ہے اس کو ذکر کیا ہے, فعلیہ الوفاء بما سما, تو اس پر واجب ہے پورا کرنا اس چیز کو جسے اس نے ذکر کیا تھا. معلوم ہوا جو چیز ذکر کی ہے اسی کو پورا کرنا پڑے گا, کفارے کی گنجائش یہاں نہیں ہے بھائی. تو یہ مانا ہے لإطلاق الحدیث, حدیث کے مطلق ہونے کی وجہ سے. ولأن المعلق بشرط كالمنجز عنده, ولأن المعلق بشرط, اور اس لیے کیونکہ وہ منت جو شرط کے ساتھ معلق ہوتی ہے, كالمنجز, وہ بھی منجز منت کی طرح ہے, عنده اي عند الشرط, عنده کی ہا ضمیر شرط کو لوٹائیں, عندہ ای عند الشرطی ای عند وجود الشرطی, جب شرط پائی جائے. بھائی ایک ہے منجز اور ایک ہے معلق. خاوند اپنی بیوی سے کہتا ہے تجھے طلاق ہے, تو یہ اسی وقت اس نے طلاق واقع کر دی, اس کو کہتے ہیں منجز. منجز ہے ینجز تنجیز کا معنی ہے پورا کرنا, تو یہاں اس نے طلاق پوری کر دی, اسی وقت واقع کر دی, اس کو کیا کہتے ہیں منجز. اور اگر طلاق کو وہ کسی شرط کے ساتھ معلق کرتا ہے تو اس کو کہیں گے معلق بھائی. جیسے خاوند بیوی سے کہتا ہے اگر تو اس گھر میں گئی تو تجھے طلاق ہے, تو منجز کا کیا معنی ہے, وہ چیز جس کو پورا کر دیا جائے یعنی معلق نہ کیا جائے. تو منت کے اندر بھی اسی طرح معاملہ ہے. ایک وہ منت ہے جس کو شرط کے ساتھ معلق کیا ہے کہ اللہ اگر میرے مریض کو شفا مل گئی تو میں آپ کے لیے 5 روزے رکھوں گا, تو یہ نظر معلق ہے. اور ایک منت جو ہے وہ منجز ہے. مثلا نظر مطلق کو ایک آدمی ذکر کرتا ہے, یعنی کوئی شرط ساتھ نہیں لگاتا, بس اتنا کہتا ہے میں منت مانتا ہوں میرے اوپر اللہ کے لیے 5 روزے لازم ہیں. تو یہ اس نے مطلق منت مانی, اور یہ کہتے ہی اس پر فوراً منت لازم ہو گئی, اب اس کو 5 روزے رکھنا ہوں گے. تو یہ نظر مطلق ہے, یا اسی کو نظر منجز بھی کہیں گے کہ منت کو اس نے معلق نہیں کیا بلکہ فوراً ہی واقع کر دیا, تو اس پر اب یہ 5 روزے لازم ہو گئے. تو بات یہ چل رہی ہے کہ ایک صورت یہ ہے کہ منت کو معلق کیا جائے, اور ایک صورت یہ ہے کہ منت کو منجز کیا جائے. اور منت جب منجز ہو تو جو چیز ذکر کی ہے وہ ہی کرنا پڑے گا, 5 روزے ذکر کیے ہیں تو وہ 5 روزے ہی رکھنا پڑیں گے. تو معلق بھی اسی منجز کی طرح ہی ہے, جب معلق والی شرط پائی جائے گی تو یہ معلق بھی کس کی طرح ہو گئی, منجز کی طرح, اور منجز میں تو وہی کرنا پڑتا تھا جس کی منت مانی ہے, تو اس معلق میں بھی وہی چیز کرنا پڑے گی. یہاں کفارہ قسم کافی نہیں ہے, یہاں کفارہ قسم کافی نہیں ہے. تو جیسے منجز منت ہوتی ہے اس میں جو منظور ہے, یعنی جس چیز کی منت مانی گئی ہے وہی کرنا پڑتا ہے, وہاں کفارہ قسم نہیں دے سکتا. تو معلق کے اندر بھی جب شرط پائی جائے گی تو یہ بھی کس کی طرح ہو گئی, منجز کی طرح, اور منجز میں تو کفارہ کافی نہیں تھا, تو اس معلق میں بھی کفارہ کافی نہیں, اس میں وہی چیز کرنا پڑے گی جو اس نے ذکر کی ہے. بات سمجھ میں آ گئی. یہ مانا ہے ولی ان المعلق بشرطین کل منجز عندہ, ولی ان المعلق بشرطین, اور اس لیے کیونکہ وہ منت جو شرط کے ساتھ معلق ہوتی ہے, اب ذرا کل منجز کو آخر میں لے جائیں, ولی ان المعلق بشرطین عندہ کل منجز, منجز کو ہم آخر میں لے گئے, ولی ان المعلق بشرطین, اس لیے کیونکہ وہ منت جو کسی شرط کے ساتھ معلق ہوتی ہے, عندہ اے عند وجودی شرطی, جب شرط پائی جائے گی تو یہ معلق بھی کل منجز کس کی طرح ہو گئی, منجز کی طرح ہو گئی, منجز میں تو وہی کرنا پڑے گا جس کی منت مانی ہے, تو معلق میں بھی وہی کرنا پڑے گا جس کی منت مانی ہے, یعنی کفارے کی گنجائش نہیں ہے. بات سمجھ میں آ گئی. تو وہ منت جو منجز ہے اس میں جس چیز کو ذکر کیا ہے وہی کرنا پڑے گا, کفارہ نہیں دے سکتا. تو معلق بھی اس منجز کی طرح ہے, تو معلق میں بھی جب شرط پائی جائے گی تو وہی چیز کرنا پڑے گی, کفارہ قسم یہاں کافی نہیں ہے. وعن ابی حنیفہ رحمہ اللہ تعالی انہ رجع عنہ, اور امام ابو حنیفہ رحمہ اللہ سے روایت ہے کہ انہوں نے اس سے رجوع فرما لیا تھا. بھائی اوپر تو متن میں بھی آ گیا, اور آگے صاحب ہدایہ نے دلیل بھی ذکر کر دی کہ منت کو جب کسی شرط کے ساتھ معلق کر دیا جائے تو جب وہ شرط پائی جائے گی تو اسی منت کو پورا کرنا پڑے گا, کیونکہ حدیث میں آ گیا. حدیث میں کیا آیا, فعلیہ الوفاء بما سما, جو اس نے ذکر کیا ہے وہی واجب ہوگا. معلوم ہو کفارہ یمین یہاں ادا نہیں کر سکتا بھائی. تو امام صاحب کا بھی یہی مذہب تھا کہ جب بھی منت مانی جائے تو جب وہ منت پوری ہو جائے گی تو پھر وہی چیز کرنا پڑے گی جس کی اس نے منت مانی ہے, کفارہ قسم نہیں دے سکتا. لیکن بعد میں امام صاحب نے رجوع فرما لیا, بعد میں امام صاحب نے رجوع فرما لیا اور فرمایا کہ کفارہ قسم بھی دے سکتا ہے, اس آدمی کو اختیار ہے, چاہے تو جس چیز کی منت مانی ہے چاہے اسی کو کر لے اور چاہے تو قسم کا کفارہ دے دے. فرق سمجھ میں آیا ان دونوں مسئلوں کا. امام صاحب پہلے کیا فرماتے تھے, جب منت کو کسی شرط کے ساتھ معلق کیا ہے تو جب شرط پائی جائے گی تو وہی چیز جس کی منت مانی ہے وہی کرنا پڑے گی, کفارہ قسم کافی نہیں ہے. لیکن بعد میں امام صاحب نے رجوع فرما لیا کہ نہیں, وہی چیز کرنا چاہے تو وہ بھی کر سکتا ہے, اور کفارہ قسم دینا چاہے تو کفارہ قسم بھی دے سکتا ہے. بات سمجھ میں آ گئی. یہ مانا ہے وعن ابی حنیفہ رحمہ اللہ تعالی انہ رجع عنہ, اور امام صاحب سے روایت ہے کہ انہوں نے اسے رجوع فرما لیا تھا. کس چیز سے رجوع فرمایا, پہلے وہ فرماتے تھے کہ جس کو ذکر کیا ہے وہی متعین ہے, اسی کو کرنا پڑے گا, اور بعد میں رجوع فرمایا کہ نہیں اس کو اختیار ہے, وہی چیز بھی کر سکتا ہے اور کفارہ بھی دے سکتا ہے. تو امام صاحب نے اسے رجوع فرمایا تھا وقالا, اور امام صاحب نے فرمایا اذا قالا کہ جب منت ماننے والے نے کہا ان فعلت کذا فعلی حجت, اگر میں ایسا کروں تو میرے اوپر حج واجب ہے, او صوم سنت, یا میرے اوپر ایک سال کے روزے واجب ہیں, او صدقۃ مال املکہ, یا مجھ پر اس مال کا صدقہ واجب ہے جس کا میں مالک ہوں. تو امام صاحب فرماتے ہیں اگر کسی نے ایسا کہا, اگر میں ایسا کروں تو مجھ پر حج ہے یا سال بھر کے روزے ہیں یا میرا مال صدقہ ہے اگر میں ایسا کروں, تو اجزاءہ من ذالک کفارہ یمین, تو اس شخص کے لیے کافی ہوگا اس سے قسم کا کفارہ بھی. وہو قول محمد رحمہ اللہ, اور یہی قول امام محمد رحمہ اللہ کا بھی ہے. ویخرج عن العہدۃ بالوفاء بما سما ایضا, اور یہ شخص ذمہ داری سے نکل جائے گا, یعنی قسم کی ذمہ داری سے نکل جائے گا. بالوفاء بما سما ایضا, وہ چیز جو اس نے ذکر کی ہے اس کو ادا کرنے سے بھی. کفارہ قسم بھی دے سکتا ہے اور جو چیز ذکر کی ہے اس کے ادا کرنے سے بھی قسم کی ذمہ داری سے نکل جائے گا. تو کہتے ہیں ویخرج عن العہدۃ, اور یہ شخص قسم کی ذمہ داری سے نکل جائے گا. بالوفاء بما سما ایضا, وہ چیز جو اس نے ذکر کی تھی اس کو ادا کرنے سے بھی. وَهَذَا اِذَا كَانَ شَرْطًا, اچھا بھائی امام صاحب کا پہلا قول کیا تھا کہ اگر شرط کے ساتھ منت کو معلق کیا ہے تو وہ شرط جب پائی جائے گی تو وہی چیز ادا کرنا پڑے گی جس کی منت مانی ہے, اور بعد میں انہوں نے رجوع کر لیا کہ نہیں اس آدمی کو اختیار ہے, یہ چاہے تو کفارہ قسم دے دے اور چاہے تو وہی چیز ادا کر دے جس کو اس نے ذکر کیا تھا. اب صاحب ہدایات دونوں قولوں کے درمیان تطبیق دے رہے ہیں, ایک امام صاحب کا پہلا قول ہے اور ایک امام صاحب کا بعد والا قول ہے. صاحب ہدایات وہی تفصیل بیان فرمائیں گے جو میں نے پہلے بیان کر دیا کہ یہاں شرط کو دیکھا جائے گا, اگر کسی کام کے ہونے کی شرط ہے یعنی اس کی تمنا ہے کہ وہ ہو جائے تو پھر اس میں وہ پہلے قول پر عمل کیا جائے گا کہ وہ ہی کرنا پڑے گا جس کو اس نے ذکر کیا ہے, اور اگر اس نے ایسے فعل کو ذکر کیا ہے جس کے نہ ہونے کی تمنا ہے تو پھر اس صورت کے اندر اس آدمی کو اختیار ہے, وہ چاہے تو وہی منت والی چیز ادا کرے اور چاہے تو کفارہ قسم ادا کرے. تفصیل سمجھ میں آ گئی, اس کی وجہ کیا ہے؟ وجہ بھی یہاں سمجھ لو. وجہ یہ کہ جب اس نے شرط ایسی چیز ذکر کی ہے جس کو یہ نہیں چاہتا, یہ چاہتا ہے وہ نہ ہو, تو یہ منت مان رہا ہے لیکن یہ قسم کے معنی میں بھی ہے کیونکہ یہ اس چیز سے اپنے آپ کو روکنا چاہتا ہے. اس آدمی نے کہا اگر میں جھوٹ بولوں تو مجھ پر اللہ کے لیے پانچ روزے لازم ہیں, تو معلوم ہوا یہ جھوٹ سے اپنے آپ کو روکنا چاہتا ہے, اور قسم بھی روکنے کے لیے ہوتی ہے. تو یہ لفظوں میں دیکھیں تو یہ منت ہے, اور معنی کے اعتبار سے غور کریں تو یہ یمین بھی ہے بھائی, کیونکہ یہ روکنے کے لیے وہ منت مان رہا ہے. بات سمجھ میں آ گئی, تو ایسے فعل کو ذکر کیا جس کو یہ نہیں چاہتا, جس سے اپنے آپ کو روکنا چاہتا ہے, تو یہ بعض اعتبار سے دیکھیں تو یہ منت ہے, یعنی الفاظ کو دیکھیں تو منت ہی ہے, لیکن اگر معنی کے اعتبار سے دیکھیں کہ یہ منت تو اپنے آپ کو روکنے کے لیے ہے, منع کے لیے ہے, تو یہ تو یمین ہے کیونکہ یمین روکنے کے لیے ہوتی ہے. تو لہذا یہاں دونوں چیزیں ہیں, تو وہ جس جہت پر بھی عمل کرنا چاہے کر سکتا ہے, لیکن اگر وہ ایسی شرط ذکر کرتا ہے جس کے ہونے کی تمنا ہے کہ یہ ہو جائے کہ یہ ہو جائے, تو وہاں تو منع والا معنی نہیں ہے, تو وہاں یمین بھی نہیں ہے, کیونکہ یمین میں تو منع ہوتا ہے, روکنا ہوتا ہے. یمین کس لیے کھائی جاتی ہے؟ ایک کام سے اپنے آپ کو روکنے کے لیے کھائی جاتی ہے. تو لہذا جب ایک ایسی شرط کو ذکر کیا جس کے ہونے کی تمنا ہے, یہ اس کے ہونے کو چاہتا ہے, تو یہاں منع کرنے والا معنی نہیں. جب منع کرنے والا معنی نہیں تو یہاں یمین نہیں, جب یمین نہیں تو یہ صرف منت ہے, تو جو منت میں ذکر کیا ہے اسی کو پورا کرنا پڑے گا. بات سمجھ میں آ گئی. تو کہتے ہیں وَهَذَا اِذَا كَانَ شَرْطَ لَا يُرِيدُ كَوْنَهُ, اور یہ اس وقت ہے جب شرط ایسی ہو کہ لا يُرِيدُ كَوْنَهُ, کہ یہ نہیں چاہتا اس کے ہونے کو, लायूरी दुकाउनहू, ये नहीं चाहता उसके होने को। लिअन्न फीही मानल यमीनी, इसलिए क्योंकि इसके अंदर यमीन वाला माना है। वहुअल मनऊ, और वो मना करना है। वहुआ बिजाहिरी ही नजरुन, और जाहिर के एतबार से तो यह मन्नत है। फयतखय्यरु, तो इस आदमी को इख्तियार होगा। व यमीलु इला अय्यिल जिहतैन शाअ, और यह माइल हो सकता है जिस जानिब को भी ये चाहे, यानी मन्नत वाली जानिब को भी माइल हो सकता है कि वही चीज कर दे जिसकी मन्नत मानी है, और यमीन वाली जानिब को भी यह माइल हो सकता है कि यमीन का कफारा अदा कर दे। तो यह माना है वह यमीलु इला अय्यिल जिहतैन शाअ, और यह माइल हो सकता है जिस जानिब को भी यह चाहे। बेखिलाफ इमा इदाकान शर्तन यूरीदु कौनहु, बखिलाफ इसके कि जब शर्त ऐसी चीज हो कि यूरीदु कौनहु, कि यह उसके होने को चाहता है। का कौली ही, जैसे कि कहने वाले का यह कौल, इन शफल्लाहु मरीजी, अगर अल्लाह ने मेरे मरीज को शिफा दे दी। बखिलाफ इसके कि इसके अंदर कफारा कसम काफी नहीं, यानी इसमें इख्तियार नहीं होगा। फिर देखिए कहते हैं बेखिलाफ इमा इदा का न शर्त यूरीदु कौनहु, बखिलाफ उसके कि जब शर्त ऐसी चीज है कि वो उसके होने को चाहता है। का कौल ही, जैसे किसी कहने वाले का कौल, इन शफल्लाहु मरीजी, अगर अल्लाह ने मेरे मरीज को शिफा दे दी, तो ये उसके बरखिलाफ है, यानी इसमें इख्तियार नहीं होगा। लिनइदाम मानल यमीनी फीही, इसलिए क्योंकि इसके अंदर यमीन वाला माना मादूम है। वहुअल मनऊ, और वो मना करना है, रोकना है। वहादत तफसील हुआ सहीह, और ये तफसील जो है ये ही सहीह है, अगरचे ये जाहिर रिवायत के खिलाफ है। जाहिर रिवायत मतन में तो आया वो ही करना पड़ेगा, लेकिन आगे शरा में बताया कि इमाम साहब ने इस कौल से रुजू फरमा लिया था, तो बजाहिर अगरचे ये जाहिर रिवायत के खिलाफ है ये बात, लेकिन यही सहीह है भाई। आगे देखिए, قال ومن حلف على يمين, साहिब कुदूरी फरमाते हैं जिस शख्स ने किसी बात पर कसम उठा ली। وقال ان شاء الله, और उसने इंशाल्लाह भी कहा। متصلم بيمينه, अपनी कसम के साथ मिलाकर। فلا حنس عليه, तो उस पर हानिस होना नहीं है। याद रखो, कसम के साथ अगर कोई शख्स इंशाअल्लाह का लफ्ज मिला लेगा तो फिर यह कसम मुनाकिद ही नहीं हुई। तो जब मुनाकिद ही नहीं हुई तो यहां हानिस होने का भी कोई इम्कान नहीं है, क्योंकि इसने क्या कहा है, इंशाअल्लाह, अगर अल्लाह ने चाहा, और अल्लाह की मशीयत का तो इलम नहीं हो सकता। तो कहते हैं वमन हलफा अला यमीनी वकाल इंशाअल्लाह मुत्तसिलम बियमीनी ही, और जिस शख्स ने किसी बात पर कसम उठाई और उसने अपनी कसम के साथ मिलाकर इंशाअल्लाह कहा। फला हिंसा अलैहि, तो उस पर हानिस होना नहीं है। लिकौलिही अलैहि सलातु वस्सलाम, हुजूर अलैहि सलाम के इस फरमान की वजह से कि आपने फरमाया मन हलफा अला यमीनी, जिसने किसी बात पर कसम उठाई। वकाल इंशाअल्लाह, और उसने इंशाअल्लाह कहा। कद बर्रफी यमीनी ही, तो तहकीक को सच्चा हुआ अपनी कसम में, वो अपनी कसम में सच्चा हो गया, यानी उसने अपनी कसम पूरी कर ली। भाई मैंने तो आपको बताया वो कसम मुनाकिद ही नहीं हुई, और हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम क्या फरमा रहे हैं, फकद बर्रफी यमीनी ही, तहकीक ये शख्स अपनी कसम में सच्चा हो गया। तो जवाब यह कि भाई यहां कसम में सच्चा होने से मुराद यह है कि कसम मुनाकिद ही नहीं हुई, लेकिन इसी को हुजूर अलैहि सलाम ने किन लफ्जों से जिक्र फरमा दिया कि अपनी कसम में सच्चा हो गया। क्यों? क्योंकि जब कसम मुनाकिद ही नहीं हुई तो हानिस होने का इम्कान ही नहीं है। जब हानिस होने का इम्कान ही नहीं है तो मालूम है कसम सच्ची हो गई, पूरी कर दी उसने। बात समझ में आ गई? तो यह माना है कि हुजूर फरमाते हैं फकत बर्रफी यमीनी ही, कि वो अपनी कसम में सच्चा हो गया, यानी अब उस पर हानिस होने का कोई इम्कान नहीं, क्योंकि कसम मुनाकिद ही नहीं हुई। इल्ला अन्नहु लाबुद्द मिन अलित्तिसाली, साहिब हिदाया फरमाते हैं कि एक बात जरूरी है कि यह इंशाल्लाह कसम के अल्फाज के साथ मिलाकर कहे। अगर ये दरमियान में यह खामोश हुआ चंद लम्हों के लिए और फिर इसने इंशाअल्लाह कहा, तो फिर इस सूरत में ये उसकी कसम मुनाकिद हो चुकी है। और फिर उसके बाद कुछ देर बाद ये दोबारा इंशाल्लाह कहकर गोया उस कसम से रुजू करना चाहता है, और एक दफा जब कसम मुनकिद हो जाए वो लाजिम हो जाती है, उससे रुजू नहीं हो सकता। तो लिहाजा जरूरी है कि इंशाल्लाह का लफ्ज कसम के लफ्जों के साथ मिलाकर कहे, दरमियान में खामोशी ना हो। अगर थोड़ी सी भी खामोशी दरमियान में आ गई तो फिर आप वो कसम मुनकिद हो गई भाई। तो कहते हैं इल्ला अन्नहु ला बुद्दा मिन अल इत्तिसाली, मगर यह कि इंशाल्लाह का इत्तिसाल कसम के साथ जरूरी है, ले अन्नहु बादल फराग रुजून, इसलिए क्योंकि कसम से फारिग होने के बाद ये रुजून, ये तो रुजू है, फारिग होने के बाद और खामोश होने के बाद फिर इंशाल्लाह कहता है तो ये तो रुजू है। तो कहते हैं लिअन्नहु बादल फराग़ रुजून, इसलिए क्योंकि कसम से फारिग होने के बाद तो ये रुजू है, वला रुजू फिल यमीनी, और कसम के अंदर तो रुजू नहीं हो सकता। आगे देखिए बाबुल यमीन फि दुखूल व सुकना, ये बाब है दाखिल होने और रिहाइश की कसम के बयान में, कि कोई शख्स किसी जगह दाखिल होने या रहने की कसम खाता है या न रहने की कसम खाता है तो उसका क्या हुक्म है। वमन हलफ लायत खुलु बैतन फदखल अल काबता अविल मस्जिद अविल बीअत अविल कनीसत लम यहनस, याद रखो बैत भाई, बैत अरबी जुबान में कमरे को कहते हैं, लेकिन यह बात या बीतु बैतन से है, यानी ऐसी जगह जहां रात गुजारी जाए, तो बैत उस जगह को कहते हैं जहां रात गुजारी जाए। तो कहते हैं वमन हलफ लायद खुलू बैतन, और जिस शख्स ने कसम उठाई कि वो किसी बैत में दाखिल नहीं होगा, फदखल अल काबता, फिर ये शख्स काबा में यानी बैतुल्लाह में दाखिल हुआ, अविल मस्जिदा या मस्जिद में दाखिल हुआ, अविल बीआता, बीआ कहते हैं ईसाइयों की इबादत गाह को, और कनीसा भाई ये कहते हैं यहूदियों की इबादत गाह को, जबकि बाज उलमा ने इसका बरअक्स भी लिखा है कि कनीसा जो है वो ईसाइयों के इबादत का है और बीआ जो है यहूदियों के इबादत का है। तो बहरहाल ये यहूदियों और ईसाइयों के इबादत गाहों के नाम हैं भाई। तो कहते हैं फिर वो शख्स दाखिल हो गया बैतुल्ला में या मस्जिद में, अविल बी आता या ईसाइयों के इबादत गाह में, अविल कनीस आता या यहूदियों के इबादत गाह में, लम या हनस, तो यह हानिस नहीं होगा भाई। क्यों? इनमें सब में भी तो कमरा तो बना हुआ है, बैतुल्ला भी कमरे की सूरत में है, मस्जिद में भी हाल होगा वो भी कमरे की सूरत है। तो जवाब मैंने जिक्र कर दिया कि अरबी में बैत बात अभी तो बैतन से है, और ये उस जगह को कहते हैं जहां रात गुजारी जाए, और खाना काबा या मस्जिद या यहूदियों और ईसाइयों की इबादत गाह ये जगह इबादत के लिए होती हैं, ये रात गुजारने के लिए नहीं है, लिहाजा ये बैत नहीं है। जब बैत नहीं है तो इनमें दाखिल होने से वो हानिस भी नहीं होगा। तो कहते हैं लिअन्न अल-बैत मा उइद्दा लिल-बैतूतति, इसलिए क्योंकि बैत वो है जिसको तैयार किया गया हो रात गुजारने के लिए, वहादिहिल बिकाउ मा बुनियत लहा, बिकाउ ये जमा है बुकातुन की, और बुका कहते हैं जमीन के टुकड़े और हिस्से को, और ये बिका उसकी जमा है। तो कहते हैं वहाद हिल बिकाउ मा बुनियत लहा, और ये वाले जमीन के टुकड़े जो हैं वो रात गुजारने के लिए नहीं बनाए गए। वकदा इदा दखला दिहलीजन औ जुल्लता बाबिदार लिमा जकरना, दिहलीज भाई दिहलीज कहते हैं घर के दरवाजे और घर के दरमियान का रास्ता, घर के दरवाजे और घर के दरमियान का रास्ता भाई। और इसी तरह जुल्ला भाई, जुल्लतुन ज़ा से है, जुल्लतुन कहते हैं साइबान को, कोई सायादार चीज हो जैसे छतरी है या दरवाजे के ऊपर कोई छज्जा सा बना दिया जिससे साया होता है, तो इस साइबान को जुल्ला कहते हैं। कहते हैं वकदा इदा दखला दिहलीजन औ जुल्लता बाबिदारी, और इसी तरह होगा यानी हानिस नहीं होगा जब कोई शख्स दिहलीज के अंदर दाखिल हो जाए, यानी घर और दरवाजे में जो रास्ता है उसमें दाखिल हो जाए, औ जुल्लता बाबिदारी या किसी घर के दरवाजे का जो छज्जा है उसमें दाखिल हो जाए, तो भी यही हुक्म है, वह हानिस नहीं होगा। उसने क्या कसम खाई थी कि वल्लाह मैं किसी बैत में दाखिल नहीं होऊंगा, तो अगर किसी घर की दहलीज में दाखिल हो जाए या दरवाजे के घर के दरवाजे के छज्जे में दाखिल हो जाए तो भी यह हानिस नहीं, क्योंकि इनको बैत नहीं कहते, यहां रात नहीं गुजारी जाती। تو کہتے ہیں وقدا اذا دخل دہلیزا او زلت باب الدار، اور اسی طرح ہے یعنی حانث نہیں ہوگا جب وہ کسی گھر کی دہلیز میں داخل ہو یا گھر کے دروازے کے چھجے میں داخل ہو، لما ذکرنا، اس وجہ سے جو ہم نے ذکر کر دیا کہ بیت اسے کہتے ہیں جہاں رات گزاری جائے. والزلت ما تكون على السکتی، سکہ کہتے ہیں گلی کو، سکہ کسے کہتے ہیں؟ گلی کو، یعنی مکانوں کے درمیان جو تنگ راستہ ہوتا ہے اس کو سکہ کہتے ہیں. تو کہتے ہیں وَالزُلَّتُ مَا تَكُونُ عَلَى السِّكَّتِ، اور سائبان وہ ہے جو گلی پر ہوتا ہے، سائبان وہ ہے جو گلی پر ہوتا ہے. بھئی گھر کے دروازے کے باہر کچھ سائبان بنا دیا تو یہ گلی کے اندر ہی آ گیا بھئی. تو کہتے ہیں وَالزُلَّتُ مَا تَكُونُ عَلَى السِّكَّتِ، اور سائبان جو ہے وہ ہوتا ہے جو گلی پر ہوتا ہے. وَقِيلَ، اور کہا گیا ہے اِذَا كَانَتْ دِهْلِيزُ بِحَيْسُ لَوْ اُغْلِقَ الْبَابُ يَبْقَى دَاخِلًا وَهُوَ مُسَقَّفٌ يَحْنَسُ لِأَنَّهُ يُبَاتُ فِيهِ عَادَتًا. بعض فقہا فرماتے ہیں اگر دروازے کی جو دہلیز ہے، میں نے بتایا دہلیز کسے کہتے ہیں؟ گھر کے دروازے اور گھر کے درمیان کا راستہ. بھئی بعض اوقات گھر کے دروازے کے سامنے کوئی دیوار وغیرہ ہوتی ہے اندر کی طرف، اور پھر اس دیوار کے پیچھے گھر ہوتا ہے، توجہ ہے، تو وہ تھوڑا سا راستہ بن جاتا ہے دروازے اور گھر کے درمیان، تاکہ دروازہ کھلا بھی ہو تو اندر گھر نظر نہ آئے سارا. بھئی توجہ ہے، تو یہ جو گھر کے دروازے اور گھر کے درمیان یہ جو راستہ ہے اس کے بارے میں بعض فقہا فرماتے ہیں اگر یہ راستہ ایسا ہے کہ دروازہ بند کریں تو یہ اندر رہتا ہے، یہ اندر رہتا ہے اور اس پر چھت بھی ڈالی گئی ہے تو اس میں داخل ہوگا تو حانث ہو جائے گا. بھئی بعض اوقات ایسا بھی ہو سکتا ہے کہ دروازہ اس راستے کے باہر کی طرف لگایا جائے، اور بعض اوقات ایسا بھی ہوتا ہے دروازہ ذرا اندر جا کر لگایا جاتا ہے، توجہ ہے. تو بعض فقہا فرماتے ہیں کہ اگر یہ جو راستہ ہے دہلیز جو ہے وہ ایسی ہے کہ گھر کا دروازہ بند کریں تو یہ دہلیز گھر کے اندر آ جاتی ہے اور اس کے اوپر چھت بھی بنائی گئی ہے تو پھر یہ شخص حانث ہو جائے گا، کیونکہ اس قسم کی جگہ میں رات گزاری جاتی ہے. بعض لوگ ایسی جگہ پر بھی لیٹ جاتے ہیں گھر کے دروازے کے پاس، وہ جگہ ہے سائبان بنا ہوا ہے تو وہاں حفاظت وغیرہ کی نیت سے وہاں بھی سو جاتے ہیں. تو کہتے ہیں وقیلا، اور کہا گیا ہے اذا کانت دہلیز بحیث، کہ اگر دہلیز جو ہے اس طور پر ہے کہ لو اغلق الباب، کہ اگر گھر کا دروازہ بند کیا جائے، یبقا داخلا، تو یہ گھر کے اندر داخل ہو کر باقی رہتی ہے، وہ مسقف، اور اس حال میں کہ وہ مسقف بھی ہے یعنی اس پر چھت بھی بنائی گئی ہے، یا حنسو، تو پھر یہ حانث ہو جائے گا، لِأَنَّهُ يُبَاتُ فِيهِ عَادَتًا، کیونکہ اس قسم کی دہلیز میں عادتاً رات گزاری جاتی ہے. وَإِن دَخَلَ صُفَّةً حَنِسًا، اور اگر کوئی شخص جو ہے چھپر کے اندر داخل ہوا تو وہ حانث ہو جائے گا. بھئی میری کتاب میں صفہ کے نیچے لکھا ہے چبوترا، چبوترا، لیکن صفہ چبوترے کو نہیں کہتے، صفہ سائبان کو کہتے ہیں، سائبان بھئی چھپر کو کہتے ہیں، یعنی گھاس اور تنکوں وغیرہ کی جو چھت بنائی جاتی ہے تو یہ کیا کہلاتا ہے، یہ جگہ صفہ کہلاتی ہے. تو کہتے ہیں وہ ان دخل صفتا حنسا، اور اگر یہ آدمی چھپر میں داخل ہوا تھا وہ حانث ہو جائے گا، کیونکہ چھپر رات گزارنے کے لیے بنایا جاتا ہے. بھائی تو کہتے ہیں لانھا تبنا للبیتوتتی فیہ فی بعض الاوقات، اس لیے کیونکہ یہ چھپر بنایا جاتا ہے، للبیتوتتی فیہ، کہ اس کے اندر رات گزاری جائے، فی بعض الاوقات، بعض اوقات میں، فسارا کا شتوی و سیفی، تو یہ ایسے ہی ہو گیا جیسے سردیوں والا، و سیفی اور گرمیوں والا. بھئی چھپر مختلف قسم کے ہوتے ہیں، بعض چھپر ایسے ہوتے ہیں کہ چھت تو گھاس اور تنکوں وغیرہ کی ہے لیکن چاروں طرف دیواریں ہیں اور دروازہ بھی ہے، تو یہ چھپر عموماً سردیوں کے لیے بنایا جاتا ہے جس میں چاروں طرف سے دیوار بھی ہوتی ہے تاکہ ہوا وغیرہ اندر نہ آئے بھائی، اور دروازہ بھی ہوتا ہے. اور ایک چھپر جو ہے وہ گرمیوں کے لیے بنایا جاتا ہے اور اس کے اندر عموماً تین دیواریں ہوتی ہیں اور ایک طرف دیوار نہیں ہوتی تاکہ کھلی ہوا آتی رہے بھائی، اور اس کے اوپر بھی تنکوں وغیرہ کی چھت ہوتی ہے، جبکہ بعض اوقات اس کے اوپر چھت بھی نہیں ہوتی کیونکہ یہ گرمیوں کے لیے بنایا گیا ہے بھائی. تو ان میں رات گزاری جاتی ہے. تو معلوم ہوا بعض چھپر جو ہیں وہ ہیں جن میں چاروں طرف دیواریں ہوتی ہیں اور یہ سردیوں کے لیے ہوتا ہے, اور بعض چھپر وہ ہوتے ہیں کہ جن میں تین طرف دیواریں ہوتی ہیں اور کبھی چھت ہوتی ہے اور کبھی چھت نہیں ہوتی, یہ گرمیوں کے لیے بنایا جاتا ہے. بات سمجھ میں آ گئی؟ تو بہرحال ان میں رات گزاری جاتی ہے, اگر ان میں سے کسی میں بھی وہ داخل ہوا تو وہ حانث ہو جائے گا. تو کہتے ہیں فسارا کا شتوی و سیفی, تو یہ ایسے ہی ہو گیا جیسے سردیوں والا, یعنی سردیوں والا چھپر, و سیفی اور گرمیوں والا چھپر. وقیل ہذا اذا کانت الصفت ذات حوائط اربعۃ, اور کہا گیا ہے کہ یہ اس وقت ہے کہ جب چھپر جو ہے وہ چار دیواروں والا ہو. ذات حوائط اربعۃ, حوائط جمع ہے, حوائط جمع ہے حائط کی, بھائی دیوار کو کہتے ہیں. تو کہتے ہیں وقیلا, اور کہا گیا ہے ھذا اذا کانت الصفت ذات حوائط اربعۃ, کہ یہ اس وقت ہے جب چھپر جو ہے وہ چار دیواروں والا ہو, یعنی اس وقت حانث ہوگا. وہکذا کانت صفافہم, اور اسی طرح کوفہ والوں کے چھپر ہوا کرتے تھے. وہکذا کانت صفافہم, میری کتاب میں ہے صفافہم, بھائی نہیں بھائی یہ درست نہیں ہے, صفا کی جمع صفاف آتی ہے بھائی. تو کہتے ہیں وہکذا کانت صفافہم, اور اس طرح کے چھپر ہوتے تھے کوفہ والوں کے. تو بس وہ کہا نہیں, یہ ذکر کیا کہ تین دیواروں والا ہو. اس آدمی نے کیا کہا ہے کہ میں کمرے میں داخل نہیں ہوں گا, تو تین دیواروں والے چھپر میں داخل ہوا تو حانث نہیں ہوگا, اور چار دیواروں والے چھپر میں داخل ہوا تو حانث ہو جائے گا. آگے دیکھیے, کہتے ہیں وکیل الجواب مجری على اطلاقی ہی, اور کہا گیا ہے کہ یہ جواب جو ہے جاری ہے على اطلاقی ہی, اپنے اطلاق پر, یعنی یہ حانث ہونا جاری ہے اپنے اطلاق پر, چاہے تین دیواروں والے چھپر میں داخل ہو چاہے چار دیواروں والے چھپر میں داخل ہو. یہ دونوں کس لیے بنائے جاتے ہیں؟ رات گزارنے کے لیے, لہذا حانث ہو جائے گا. تو یہ مانا ہے وکیلا, اور کہا گیا ہے الجواب مجری على اطلاقی ہی, کہ کتاب کا جو جواب ہے وہ جاری ہے اپنے اطلاق پر. کتاب متن میں کیا آیا تھا؟ وَإِن دَخَلَ صُفَّةً حَنِسَ, اگر یہ چھپر میں داخل ہوا تو حانث ہو جائے گا. تو یہ جو جواب ہے یہ جاری ہے اپنے اطلاق پر. وہ صحیح, اور یہی صحیح ہے, صاحب ہدایہ اس کو صحیح فرما رہے ہیں بھائی. معلوم ہوا دوسرا قول غیر صحیح ہے بھائی. آگے دیکھیے, ومن حلف لا يدخل دارا فدخل دارا خریبة لم يحنس, بھائی دار کا لفظ آیا, دار کا معنی ہے گھر بھائی, دار کا معنی ہے گھر. لیکن عربی زبان میں ایک جگہ جب گھر بنا دیا گیا تو اب اس کو دار کہیں گے, چاہے یہ آباد گھر ہے چاہے بعد میں یہ اجڑ گیا اور اس کی دیواریں وغیرہ گر گئیں, یہ کھنڈر بن گیا, پھر بھی اس کو دار کہتے ہیں. حتیٰ کہ یہاں تک کہ اگر اس کی دیواروں کے نشان بھی مٹ گئے, بالکل کھلا میدان رہ گیا, پھر بھی اس کو دار کہتے ہیں, پھر بھی اس کو دار کہتے ہیں. تو صورت یہ ہے, ایک شخص نے قسم اٹھائی کہ واللہ وہ دار میں داخل نہیں ہوگا, کوئی معین دار ذکر نہیں کیا, مطلقا نکرہ ذکر کیا کہ واللہ وہ کسی دار میں داخل نہیں ہوگا. پھر اس کے بعد وہ ایک کھنڈر گھر کے اندر داخل ہوا جس کی عمارت وغیرہ گر چکی ہے, تو کہتے ہیں حانث نہیں ہوگا. اس نے کیا کہا تھا کہ واللہ میں کسی گھر میں داخل نہیں ہوں گا, پھر وہ کھنڈر گھر کے اندر داخل ہو گیا تو بھی حانث نہیں ہوگا. اس پر اشکال ہوتا ہے کہ آپ نے ابھی ہمیں بتایا کہ گھر کھنڈر بھی بن جائے پھر بھی اس کو دار کہتے ہیں. تو جواب یہ کہ بھائی یہاں اس نے دار کا لفظ نکرہ ذکر کیا ہے, اور نکرہ کے اندر صفت کا اعتبار کیا جائے گا. تو اس دار کے لفظ کو عام لوگوں میں دیکھا جائے گا کہ وہ زیادہ تر کس کے لیے استعمال کرتے ہیں. دار کا لفظ آباد گھر کے لیے بھی استعمال ہوتا ہے, دار کا لفظ کھنڈر اور سیدھے صاف میدان کے لیے بھی استعمال ہوتا ہے جب جہاں پہلے دار تھا, لیکن عام استعمال اور زیادہ استعمال اس کا آباد گھر کے بارے میں ہے. زیادہ استعمال, عام لوگ اس کو کس لیے استعمال کرتے ہیں زیادہ تر؟ آباد گھر کے لیے. لہذا یہاں پر آباد گھر ہی مراد لیا جائے گا, غیر آباد اور کھنڈر مراد نہیں ہوگا. आगे और मिसालें भी आएंगी, वहां बताएंगे वहां वहां खंडर का भी एतबार, खंडर में जाएगा तब भी हानिस हो जाएगा, और अगर वो दीवारों के निशानात बिल्कुल मिट चुके हैं फिर भी वहां जाएगा तो हानिस हो जाएगा, वो सूरतें भी जिक्र फरमाएंगे। बात समझ में आ गई? तो कहते हैं वमन खलफा, और जिस शख्स ने कसम उठा ली ला यदखुलु दारन, कि वो किसी दार में दाखिल नहीं होगा, फदखला दारन खरीबतन, खरीबा कहते हैं खंडर को, वो घर जिसकी दीवारें वगैरह और इमारत गिर चुकी है। तो कहते हैं फदखला दारन खरीबतन, तो ये खंडर घर के अंदर दाखिल हुआ, लम यहनस, तो ये हानिस नहीं होगा। क्यों नहीं हानिस होगा? उर्फ की वजह से, क्योंकि उर्फ में दार का लफ्ज़ अमूमन किस पर बोला जाता है? आबाद घर पर। वलौ हलफ ला यदखुलु हादिही दारा, और अगर किसी शख्स ने इशारा कर दिया किसी घर की तरफ कि वल्लाह मैं इस घर में दाखिल नहीं होऊंगा, तो अब चाहे वो आबाद घर है उसमें दाखिल हो जाए फिर भी हानिस हो जाएगा। और अगर ये घर बाद में गैर आबाद हो गया, खंडर बन गए, दीवारें गिरी हुई हैं, तब दाखिल होगा फिर भी हानिस हो जाएगा। और अगर दीवारें बिल्कुल खत्म हो गई, सिर्फ खुला मैदान रह गया, इसमें जाएगा तो फिर भी हानिस हो जाएगा, क्योंकि इसने इशारे के जरिए इस दार को मुतय्यन कर दिया था, और दीवारें गिरने के बाद भी और खुला मैदान बनने के बाद भी ये वही दार है। तो कहते हैं वलौ हलफा, और अगर किसी शख्स ने कसम उठा ली ला यदखुलु हादिही दारा, कि वो इस घर में दाखिल नहीं होगा, फदखलहा बाद मन हदमत, तो ये उस घर में दाखिल हुआ बाद उसके कि जब वो घर गिर चुका था, वसारत सहरा, और वो सहरा बन गया था यानी खुला मैदान बन गया था, हानिसा फिर भी हानिस हो जाएगा, लिअन्न दारस्मुल लिलअरसती, अरसा कहते हैं खुले मैदान को भाई। तो कहते हैं लिअन्न दारस्मुल लिलअरसती इंदल अरबी वल हजमी, इसलिए क्योंकि दार जो है वो खुले मैदान का नाम है अरबों के नजदीक भी और हजम यानी गैर अरब के नजदीक भी। युकालु कहा जाता है दारुन आमिरतुन व दारुन गामिरतुन, आमिर का माना है आबाद और गैन के साथ हो गामिर तो इसका माना है गैर आबाद। तो कहते हैं युकालु दारुन आमिरतुन आबाद घर व दारुन गामिरतुन गैराबाद घर, मालूम हुआ गैराबाद को भी क्या कहते हैं? घर ही कहते हैं भाई। वकद शहीदत अशारुल अरबी बिजालिका, और तहकीक गवाही देते हैं अरबों के अशार इस बात की, अरबों के अशार से भी पता चलता है कि घर गिर जाए फिर भी उस जगह को दार ही कहा जाता है। फल बिना उवस्फुन फीहा, तो लिहाजा इमारत जो है वो इसके अंदर वसफ है जी। दार जो है खुले मैदान को कहते हैं और जो इमारत होती है वो इसका एक वसफ है, और वसफ का यहां एतबार नहीं है जब इसने इशारा करके घर को मुतय्यन कर दिया। तो कहते हैं फल बिना उवस्फुन फीहा, तो इमारत जो है वो इसके अंदर वसफ है, गैर अन अलवस्फ फिल हाजिरी लगवन, इलावा इसके कि हाजिर चीज के अंदर वसफ लगव होता है, हाजिर चीज यानी जिसकी तरफ इशारा करके मुतय्यन कर दिया उसमें वसफ का एतबार नहीं किया जाएगा बल्कि उस चीज की जात मुराद है। मालूम हुआ जब इसने इशारा करके कहा मैं इस घर में नहीं जाऊंगा तो इस घर की जात मुराद है, यहां इमारत वगैरह के वसफ को नहीं देखा जाएगा। तो कहते हैं गैर अन अलवस्फ फिल हाजिर लगवन, मगर ये के वसफ जो है हाजिर के अंदर यानी मुतय्यन के अंदर लगवन वो लगव होता है, उसका कोई एतबार नहीं होता। व फिल गाइबी मोतबरुन, और गाइब के अंदर वसफ मोतबर होता है, लिहाजा उसने दारन नकेरा कहा था तो वहां पर वो कोई मुतय्यन घर उसने जिक्र नहीं किया था, वहां वसफ मोतबर है तो किसी आबाद घर में दाखिल होगा तो फिर हानिस होगा, वैसे हानिस नहीं होगा। आगे देखिए वलौ हलफा ला यदखुलु हादिही दारा, और अगर एक शख्स ने कसम उठाई कि वो इस घर में दाखिल नहीं होगा, इशारे से मुतय्यन कर दिया, फखरीबत फिर वो घर खंडर बन गया यानी गिर गया, सुम बुनियत उखरा फिर दूसरा घर बना लिया गया, फदखलहा तो ये उसके अंदर दाखिल हुआ, यहनसु तो इस सूरत में भी हानिस हो जाएगा क्योंकि जगह तो वही है भाई। लिमाजा करना, उस वजह से जो हमने जिक्र कर दिया, क्या नलिस मबाक इन बादल इन ही दामी, के दार का इसम इसके गिरने के बाद भी बाकी है भाई। व इन जो इलत मस्जिदन औ हम्मामन औ बुस्तानन औ बैतन फदखलहु लम यहनस, हां अगर वो घर गिर गया और फिर उसकी जगह मस्जिद बना दी गई या हमाम यानी गुसलखाना बना दिया गया या बुस्तान यानी बाग बना दिया गया या बैत यानी कमरा बना दिया गया फिर ये उसके अंदर दाखिल हुआ, कहते हैं अब हानिस नहीं। भाई क्यों नहीं हानिस? इसने तो इशारा करके कहा था कि वल्लाह मैं इस घर में दाखिल नहीं होऊंगा। तो कहते हैं भाई जब यहां मस्जिद बन गई तो अब नाम ही बदल गया, अब ये दार ना रहा, मस्जिद बन गई, या ये हमाम बन गया, या ये बुस्तान यानी बाग बन गया, तो नाम ही बदल चुका है। अगर ये चीज नई चीजें न बनती तो फिर इसने हानिस होना था, लेकिन अब वो दार वाला इसम बाकी न रहा। भाई तो कहते हैं वह इन जो इलत मस्जिदन औ हमामन औ बुस्तानन औ बैतन, और अगर उस घर को फिर मस्जिद या गुसलखाना या बाग या कमरा बना दिया गया, फता खलाहू, फिर ये उसके अंदर दाखिल हुआ, लम यहनस, तो हानिस नहीं होगा, ले अन्नहू लम यबका दारन, इसलिए क्योंकि अब ये दार होकर बाकी नहीं है, ले अतराज इसमिन आखरा अलैही, इसलिए क्योंकि इस पर एक और नाम पेश आ गया है, इसका एक नया नाम बन गया है। वह कदा इदाद खलाहू बादन हिदा मिल हमामी व अशबाही ही ले अन्नहू ला यऊदुस मुद्दारियती। भाई अगर अगर उसके बाद अगर ये हमाम या बाग या कमरा वगैरह गिर गए, पहले घर था फिर हमाम वगैरह बना लिए फिर ये हमाम वगैरह गिर गए, अब उस जगह के अंदर ये गया तो ये क्या हानिस होगा? कहते हैं नहीं, इस जगह का नाम बदल चुका था, तो हमाम वगैरह के गिरने से वो पिछला दार वाला नाम दोबारा वापस नहीं आ सकता। भाई तो ये माना है वह कदा इदा दखलहू बादन हिदाम इल हम्मामी व अशबाही ही, और इसी तरह जब ये इसमें दाखिल हुआ बाद उसके के जब वो हम्माम और उसके मुशाबे चीजें जो हैं वो गिर चुकी थीं, लिअन्नहु ला यऊदुस मुद्दारियती, इसलिए क्योंकि इस पर दार होने का इसम नहीं लौटेगा। इस मुद्दारियती, इस मुद्दारियती या मुशद्दत और गोलता साथ मिला दी गई। अब मस्तरी तर्जमा करेंगे, दारियत का क्या माना? दार होना। तो कहते हैं लिया नहु ला यऊदुस मुद्दारियती, इसलिए क्योंकि दार होने का इसम फिर नहीं लौटेगा। जब एक दफा वो नाम चला गया है अब वो दोबारा नाम खुद ब खुद वापस नहीं आएगा। व इन हलफा, और अगर किसी शख्स ने कसम उठाई, ला यदखुलु हादल बैता, कि वो इस कमरे में दाखिल नहीं होगा, फदखलहु बादा मन हदमा वसारा सहरा, फिर ये उसके अंदर दाखिल हुआ बाद इसके कि वो कमरा गिर गया था, वसारा सहरा और वो खुला मैदान बन गया था, लम यहनस, तो ये हानिस नहीं होगा, क्योंकि इसने क्या कहा था? मैं इस बैत में दाखिल नहीं होऊंगा, और जब ये गिर गया या खुला मैदान बन गया अब तो ये बैत ना रहा, क्योंकि बैत किसे कहते हैं? जहां रात गुजारी जाए, अब ये रात गुजारने की जगह न रही। तो ये माना है लम यहनस, ये हानिस नहीं होगा, लिजवाल इस्मिल बैती, बवजह बैत के इसम के जायल हो जाने के, लिअन्नहु ला युबातु फीही, इसलिए क्योंकि इसके अंदर अब रात नहीं गुजारी जाती, हत्ता लव बकियतिल हीतानु वसकत सक्फु यहनसु, हां एक आदमी ने कहा वल्लाह मैं इस कमरे के अंदर दाखिल नहीं होऊंगा, इस बैत के अंदर, और बाद में फिर इसकी छत गिर गई, दीवारें बाकी हैं लेकिन छत गिर गई, तो कहते हैं इस सूरत में अगर दाखिल होगा तो हानिस हो जाएगा, क्योंकि अगरचे छत गिर गई है लेकिन बैत के लिए छत का होना जरूरी नहीं है, बैत तो बस उस जगह को कहते हैं जहां रात गुजारी जाए, जब दीवारें मौजूद हैं तो यह भी रात गुजारने की जगह है। भाई तो कहते हैं हत्ता लव बकियतिल हीतानु वसकत सक्फु, यहां तक कि अगर दीवारें बाकी हैं और छत गिर गई है, यहनसु, तो यह शख्स हानिस होगा उसमें दाखिल होने से, लिअन्नहु युबातु फीही, इसलिए क्योंकि इसके अंदर रात गुजारी जाती है, वसक्फु वसफुन फीही, और छत जो है वो इसके अंदर वसफ है, और जब एक चीज इशारे से मुतय्यन हो तो वहां वसफ का एतबार नहीं होता। वकदा इदा बना बैतन आखरा फदखलहु लम यहनस, सूरत ये एक आदमी ने कहा ये जो कमरा है वल्लाह मैं इसमें दाखिल नहीं होऊंगा, फिर ये कमरा गिर गया, फिर इसकी जगह एक नया कमरा बना दिया गया, अब ये इसके अंदर दाखिल हुआ तो क्या हानिस होगा? कहते हैं नहीं, हानिस नहीं होगा, क्योंकि ये वो कमरा नहीं है जिसकी तरफ इसने इशारा किया था, ये तो नया कमरा बना है। भाई तो कहते हैं वकदा इदा बना बैतन आखरा, और इसी तरह है हुक्म जब एक और कमरा बना लिया उस जगह पर, फदखलहू, तो फिर वो इसमें दाखिल हुआ, लम यहनस, तो ये हानिस नहीं होगा, यह हानिस नहीं होगा। ले अनलिस मलम यब का बादल इनहिदामी, इसलिए क्योंकि बैत का इसम बाकी ना रहा उसके गिरने के बाद, जब वो गिर गया था तो बैत का इसम खत्म हो गया, अब यह नया बैत बना है भाई। आगे देखिए, काल वमन हलफ लायत कुलुहादारा, भाई सूरत ये एक आदमी ने कसम उठाई कि वल्लाह मैं इस घर के अंदर दाखिल नहीं होऊंगा, फिर वो बाहर बाहर से उस घर की छत पर चढ़ गया, तो क्या हानिस होगा या नहीं? कहते हैं हानिस हो जाएगा, हानिस हो जाएगा। कहते हैं काल साहिब कुदूरी फरमाते हैं, वमन हलफला यद खुलू हादही दारा, कि जिस शख्स ने कसम उठा ली कि वो इस घर में दाखिल नहीं होगा, फवा कफा अला सतहा, तो ये फिर खड़ा हुआ उस घर की छत पर, हानिसा, तो ये हानिस हो जाएगा। ले अनसत हमीना दारी, इसलिए क्योंकि छत जो है वो भी घर में से है। अला तारा अन अल मुअतकिफ ला यफसुदु इतिकाफहु बिल खुरूज इला सतहिल मस्जिदी, भाई देखिए जैसे मस्जिद है तो मुअतकिफ अगर मस्जिद की छत पर भी चढ़ जाए तो उसका एतिकाफ फासिद नहीं होता, मालूम हुआ छत भी मस्जिद के हुक्म में है। तो इसी तरह यहां पर भी जो छत है वो घर के हुक्म में है। तो कहते हैं अल्लाह तारा, क्या आप देखते नहीं, अन्नल मुअतकिफ ला यफसुदु इतिकाफहु, कि मुअतकिफ जो है उसका इतिकाफ फासिद नहीं होता, बिल खुरूज इला सतहिल मस्जिदी, मस्जिद की छत की तरफ निकलने से। वकीला, और कहा गया है, फी उर्फिना ला यहनसु, हमारे उर्फ में हानिस नहीं होगा। बास फुकहा फरमाते हैं हमारे उर्फ में हानिस नहीं होगा क्योंकि छत को घर में से शुमार नहीं किया जाता, यह बात फुकहा फरमाते हैं। तो कहते हैं वकीला, और कहा गया है, फी उर्फिना ला यहनसु, के हमारे उर्फ में वो हानिस नहीं होगा। काला साहिब कुदूरी फरमाते हैं, व इदा दखलत दिहलीजा यहनसु, कि अगर यह शख्स उस घर की दिहलीज में दाखिल हुआ तो हानिस हो जाएगा। मैंने बताया दिहलीज वो जो दरवाजे और घर के दरमियान की जगह है। तो कहते हैं वह इदा दखला दिहली जहा यहनसु, और वो शख्स जब उस घर की दिहलीज में दाखिल होगा तो हानिस हो जाएगा। आगे साहिब हिदाया फरमाते हैं, व यजिबु अन यकून अल तफसील अल्लज़ी तकद्दमा, और वाजिब है कि यह भी उसी तफसील पर हो जो गुजर गई। पीछे हमने बताया था कि अगर वो दिहलीज ऐसी है कि दरवाजा बंद करें तो घर के अंदर आ जाती है तो फिर तो हानिस होना चाहिए, और अगर दरवाजा बंद करें तो वो दहलीज दरवाजे से बाहर रहती है तो फिर इस सूरत में हानिस नहीं होनी चाहिए। यह माना है वह यजिबू, और वाजिब है कि यकूना अल तफसील अल्लज़ी तकद्दमा, कि उसी तफसील पर होना चाहिए जो माकबल में गुजर गई। वह इन वक़फ़ा फी ताक़िल बाबी, और अगर यह शख्स दरवाजे की मेहराब में खड़ा हुआ, ताक कहते हैं मेहराब को, ताक कहते हैं मेहराब को, भाई देखिए घर का दरवाजा बनाया जाता है तो बाज़ औक़ात दरवाजा थोड़ा सा अंदर की तरफ कर दिया और दरवाजे के ऊपर छज्जा वगैरह बना दिया, बात समझ में आ गई, बाहर की जानिब थोड़ा सा मेहराब नुमा शक्ल के अंदर, मेहराब नुमा शक्ल यानी साइबान जैसी सूरत बन गई, अलबत्ता मेहराब की तरह है। तो क्या इस मेहराब के अंदर कोई खड़ा होगा तो हानिस हो जाएगा? तो कहते हैं यहां पर भी वही तफसील है, अगर वो मेहराब ऐसी है कि दरवाजा बंद करें तो वो बाहर ही रहती है तो फिर तो हानिस नहीं, लेकिन अगर दरवाजा बंद करें तो वो मेहराब अंदर शामिल घर के अंदर हो जाती है तो इस सूरत में हानिस हो जाएगा। तो कहते हैं वह इन व कफा फी ताक़िल बाबी, और अगर वो शख्स दरवाजे की मेहराब में खड़ा हुआ, बिहैसु इज़ा उग़लिक़ल बाबू, इस तौर पर कि जब दरवाजे को बंद किया जाए, कान खारिजन, तो ये आदमी बाहिर है, लम यहनस, तो फिर हानिस नहीं होगा। लिअन्नल बाबल इहराज़ि दारी वमा फीहा, इसलिए क्योंकि ये दरवाजा जो है वो घर और जो कुछ घर के अंदर है उसकी हिफाजत के लिए होता है, तो इससे खारिज जो है वो घर में दाखिल नहीं है। तो कहते हैं लिअन्नल बाब अली इहराज़ि दारी व माफीहा, इसलिए क्योंकि बाब जो है वो घर और जो कुछ घर के अंदर है उसकी हिफाजत के लिए होता है। फलम यकुनिल खारिजु मिनद दारी, तो वो जो मेहराब से बाहर है वो दार में से नहीं है। قال صاحب قدوری فرماتے ہیں ومن حلفا کہ جس شخص نے قسم اٹھائی لا يدخل هذه الدار کہ وہ اس گھر میں داخل نہیں ہوگا وهو فيها. اچھا بھائی صورت یہ ایک آدمی ایک گھر کے اندر بیٹھا ہوا ہے اور اندر بیٹھے بیٹھے وہ قسم اٹھاتا ہے کہ واللہ میں اس گھر کے اندر داخل نہیں ہوں گا یا واللہ میں اس گھر کے اندر کبھی نہیں آؤں گا اور پھر وہیں بیٹھا وہیں ہوا ہے تو کیا حانث ہو گیا؟ تو کہتے ہیں نہیں حانث نہیں ہوا. بھئی اس کے الفاظ پر غور کریں, اس نے کہا میں اس گھر میں کبھی داخل نہیں ہوں گا, اور داخل ہونا کسے کہتے ہیں؟ کہ باہر سے اندر آئے, اور ابھی تک یہ باہر سے اندر نہیں آیا. بھائی قسم کھانے کے بعد یہ باہر سے اندر نہیں آیا, بات سمجھ میں آ گئی. تو کہتے ہیں ومن حلف لا يدخل هذه الدار اور جس شخص نے قسم اٹھا لی کہ وہ اس گھر میں داخل نہیں ہوگا وہو فیہا اور حال یہ ہے کہ یہ اسی گھر کے اندر ہے لم يحنس بالقعود تو یہ وہاں بیٹھنے سے حانس نہیں ہوگا, چاہے سارا دن وہاں بیٹھا رہے کئی دن تک وہیں بیٹھا رہے اس گھر کے اندر پھر بھی حانس نہیں. حانس تب ہوگا جب باہر ایک دفعہ نکلے اور پھر اندر داخل ہو جائے. تو کہتے ہیں لم يحنس بالقعود تو یہ بیٹھنے سے حانس نہیں ہوگا حتی یخرج ثم يدخل یہاں تک کہ یہ باہر نکلے پھر داخل ہو استحسانا اور یہ حکام استحسانا ہے یہ استحسانا ہے والقیاس ان يحنس اور قیاس تو یہ ہے کہ یہ حانس ہو جائے بے شک وہاں بیٹھا ہوا ہے لیکن قیاس تقاضا کرتا ہے یہ حانس ہو جائے لأن الدوام له حکم الابتدائی اس لیے کیونکہ افعال کے اندر جو دوام ہوتا ہے اس کا حکم ابتدا والا ہوتا ہے. افعال کے اندر دوام ہو مثلا ایک آدمی نے سارا دن ایک قسم کے کپڑے پہنے ہوئے ہیں تو یہ کپڑے پہننے میں دیکھو دوام ہے کپڑے پہننے میں دوام ہے اور یاد رکھو دوام کا حکم بھی ابتدا والا ہے دوام کا حکم بھی ابتدا والا ہے. مثلا ایک آدمی نے کپڑے پہنے ہوئے ہیں اور کہتا ہے واللہ میں یہ کپڑے نہیں پہنوں گا واللہ یہ کپڑے میں نہیں پہنوں گا تو اگر اس نے فوراً وہ کپڑے اتارنا شروع کر دیے پھر تو حانس نہیں لیکن اگر تھوڑی دیر بھی یہ رکا رہا تو حانس ہو جائے گا. کیوں؟ کیونکہ دوام بھی ابتدا کے حکم میں ہے یعنی اس نے پھر ابتدا سے گویا کپڑے پہن لیے ہیں توجہ ہے. تو افعال کے اندر جو دوام ہوتا ہے وہ بھی کس کے حکم میں ہے؟ ابتدا کے حکم میں ہے. تو کہتے ہیں لِأَنَّ الدَّوَامَ لَهُ حُکْمُ الْإِبْتِدَائِ اس لیے کیونکہ افعال کے اندر جو دوام ہوتا ہے لَهُ حُکْمُ الْإِبْتِدَائِ اس کا ابتدا والا حکم ہوتا ہے. ایک آدمی نے کیا قسم کھائی کہ واللہ یہ کپڑے میں نہیں پہنوں گا اور حال یہ ہے کہ اس نے کپڑے پہنے ہوئے ہیں تو اگر فوراً اتارنا شروع کرتا ہے پھر حانس نہیں لیکن اگر تھوڑی دیر بھی ٹھہرا رہا تو دوام آ گیا اور دوام کس کے حکم میں ہے؟ ابتدا. گویا اس نے کپڑے پہن لیے جب پہن لیے تو حانس ہو گیا تو اس کو کفارہ دینا پڑے گا. تو کہتے ہیں لأن الدوام له حکم الابتدائی اس لیے کیونکہ افعال کا دوام جو ہے اس کا ابتدا والا حکم ہے تو یہ قیاس تقاضا کرتا ہے کہ اس کو حانس ہونا چاہیے. اس آدمی نے کیا کہا ہے کہ واللہ میں اس گھر میں داخل نہیں ہوں گا اور حال یہ ہے کہ یہ اندر ہی بیٹھا ہوا ہے تو دوام آیا اور دوام کا حکم ابتدا والا ہے گویا یہ نیا داخل ہوا ہے تو قیاس تقاضا کرتا ہے کہ اس کو حانس ہونا چاہیے لیکن استحسانن یہ حانس نہیں ہوگا. بھائی تو کہتے ہیں وجہ الاستحسانی استحسان کی وجہ یہ ہے کہ ان الدخول لا دوام له کہ جو دخول ہے اس میں دوام نہیں ہے لانه انفصال من الخارج الى الداخل انفصال کا معنی ہے جدا ہونا لانه انفصال من الخارج اس لیے کیونکہ یہ خارج سے جدا ہونا ہے الى الداخل داخل کی طرف. دخول کسے کہتے ہیں؟ ایک آدمی گھر سے باہر ہے اور پھر وہ اندر آ جائے پہلے کیا تھا خارج اب اس سے یہ جدا ہوا اور کہاں آ گیا داخل خارج سے جدا ہو کر اندر آنا اس کو کہتے ہیں داخل. بھائی توجہ ہے اور دخول فعل جو ہے اس میں امتداد نہیں. قیاس تو یہ تقاضا کرتا ہے کہ اس کو حانس ہونا چاہیے. کیوں حانس ہونا چاہیے؟ کہ ان کے دوام فعل کا حکام ابتدائے فعل والا ہے، گویا نئے سرے سے وہ کام کر رہا ہے، لیکن استحسانن یہ خانص نہیں ہوگا. وجہ یہ کہ دخول ایسا فعل ہے جس میں امتداد نہیں، دخول ایسا فعل ہے جس میں امتداد نہیں. دخول ایک لمحے میں ہوگا، آپ باہر سے اندر آ گئے تو دخول پایا گیا. ایسا نہیں ہو سکتا کہ سارا دن دخول والا فعل پایا جاتا رہے. آپ نے کپڑے پہنے ہیں، یہ کپڑے پہننے کا فعل تو سارا دن، اس میں امتداد ہو سکتا ہے، اس میں دوام ہو سکتا ہے کہ آپ سارا دن وہ کپڑے پہنے رہیں. یا آپ سواری کرتے ہیں، اس سواری کے اندر تو دوام ہو سکتا ہے، امتداد ہو سکتا ہے، آپ سارا دن سواری کی حالت میں رہیں. تو بعض افعال وہ ہیں جن میں امتداد ہوتا ہے، جن میں لمبائی ہوتی ہے، لیکن دخول جو ہے اس کے اندر تو لمبائی اور امتداد نہیں. تو وہ جو آپ نے ضابطہ ذکر کیا کہ افعال کے دوام کا وہی حکم ہے جو ابتدا والا ہے، وہ ان افعال میں ہے جن میں امتداد ہو سکے، اور دخول کے اندر تو امتداد اور طول نہیں ہو سکتا، یہ لمبا نہیں ہو سکتا بھائی، یہ تو ایک لمحے میں ہو جائے گا. تو لہذا دخول کا وہ حکم نہیں ہوگا جو افعال ممتدہ کا حکم ہے بھائی. بات سمجھ میں آ گئی. پھر دیکھ لیجئے، کہتے ہیں وجہ الاستحسانی، استحسان کی وجہ یہ ہے کہ ان دخول الا دوام له، کہ دخول جو ہے اس میں دوام نہیں ہے. لانه انفصال من الخارج الى الداخل، اس لیے کیونکہ یہ خارج سے جدا ہونا ہے داخل کی طرف، اور اس میں امتداد نہیں ہے. ولو حلف لا يلبس هذا الثوب، اب وہ مثالیں ذکر کریں گے جن میں امتداد ہے. اب ایک آدمی کہتا ہے، اس نے ایک کپڑے پہنے ہوئے ہیں اور کہتا ہے واللہ یہ کپڑے میں نہیں پہنوں گا، تو اگر تھوڑی دیر ٹھہرا رہا تو دوام آ گیا، اور دوام کا حکام ابتدا والا ہے، گویا اس نے پھر کپڑے پہنے ہیں، تو لہذا حانث ہو جائے گا. اور اگر اس نے فوراً ہی کپڑے اتارنا شروع کر دیے تو پھر اس صورت میں حانث نہیں ہوگا. اسی طرح ایک آدمی کہتا ہے کہ واللہ میں اس گھر کے اندر نہیں رہوں گا، اور پھر ساتھ ہی اس نے اپنا سامان اٹھانا شروع کر دیا گھر سے نکلنے کے لیے، ہے ابھی بھی اندر ہی لیکن سامان اٹھا رہا ہے، تیار کر رہا ہے، باہر نکال رہا ہے، تو پھر اس صورت میں یہ حانث نہیں ہے. لیکن اگر یہ تھوڑی دیر بھی ٹھہرا رہا تو حانث ہو جائے گا، کیونکہ گھر کے اندر رہنا اس میں امتداد ہے. تو اس میں اگر دوام آئے گا، یعنی تھوڑی دیر بھی ایسے ہی بیٹھا رہے گا، تو حانث ہو جائے گا، کیونکہ دوام کے لیے ابتدا والا حکم ہے بھائی. تو کہتے ہیں ولو حلف لا يلبس هذا الثوب، اور اگر کسی شخص نے قسم اٹھائی کہ واللہ وہ یہ کپڑے نہیں پہنے گا، وہو لابسه، اور حال یہ ہے کہ اس نے وہ کپڑے پہنے ہوئے ہیں، فنزعه في الحال، تو اس نے فی الحال ہی ان کو اتار دیا، لم يحنس، تو حانث نہیں ہوگا. اگرچہ کچھ لمحے پھر بھی گزر گئے، اس نے کہا واللہ میں یہ کپڑے نہیں پہنوں گا، اور پھر ساتھ ہی اتارنا شروع کیے، لیکن کچھ لمحے تو گزر گئے، لیکن پھر بھی یہ حانث نہیں. تو اس کی وجہ آگے صاحب ہدایہ ذکر فرمائیں گے. تو کہتے ہیں فنزعہ فی الحال لم یحنس، تو اس نے فی الحال ہی ان کپڑوں کو اتار دیا، تو یہ حانث نہیں ہوگا. وکذا اذا حلف لا يركب هذه الدابه، اور اسی طرح جب ایک آدمی نے قسم اٹھائی کہ واللہ وہ اس سواری پر سوار نہیں ہوگا، وہو راکبها، اور حال یہ ہے کہ یہ اس پر سوار ہے، فنزل من ساعته، تو وہ اسی گھڑی کے اندر اتر آیا، لم یحنس، تو حانث نہیں ہوگا. اگرچہ قسم کھانے کے بعد پھر بھی کچھ لمحے تو لگے اترنے میں، لیکن پھر بھی یہ حانث نہیں ہوگا. وَكَذَا لَوْ حَلَفَ، اور اسی طرح اگر کسی شخص نے قسم اٹھائی، لا يسكن هذه الدار، کہ وہ اس گھر کے اندر رہائش نہیں رکھے گا، وَهُوَ سَاكِنُهَا، اور حال یہ ہے کہ اسی گھر کے اندر اس کی رہائش ہے، فَأَخَذَ فِي النُّقْلَةِ مِنْ سَاعَتِهِ، نقلہ کہتے ہیں منتقل کرنا ایک جگہ سے دوسری جگہ، فَأَخَذَ فِي النُّقْلَةِ مِنْ سَاعَتِهِ، تو وہ اپنی اسی گھڑی کے اندر اس نے منتقل کرنا شروع کر دیا. آخذہ کا معنی شروع کرنا، فَأَخَذَ فِي النُّقْلَةِ، تو وہ نقل کرنے میں شروع ہو گیا، من سَاعَتِهِ، اسی گھڑی میں، تو اس صورت میں بھی یہ حانث نہیں ہوگا. ہاں اگر کچھ دیر ٹھہرا رہا تو حانث ہو جائے گا. وقال زفر رحمہ اللہ یحنس، اور امام زفر فرماتے ہیں کہ حانث ہو جائے گا. ان تمام صورتوں میں کپڑے پہنے ہوئے ہیں اور کہتا ہے واللہ میں یہ کپڑے نہیں پہنوں گا، اور پھر اس نے فوراً اتارنا شروع کیے لیکن امام زفر فرماتے ہیں جتنی بھی جلدی کرے کچھ لمحے تو کپڑے جسم پر رہے، لہذا یہ حانث ہو گیا۔ ایک آدمی ایک سواری پر سوار ہے اور کہتا ہے واللہ میں اس سواری پر سوار نہیں ہوں گا، اور پھر فوراً ہی اترنا شروع کر دیا، امام زفر فرماتے ہیں یہ پھر بھی حانث ہو گیا کیونکہ کچھ لمحے تو اوپر ہی رہا بھائی۔ اور اسی طرح ایک آدمی نے کہا واللہ میں اس گھر میں رہائش نہیں رکھوں گا، اور پھر فوراً سامان اٹھانا شروع کر دیا، لیکن ہے تو پھر بھی کچھ لمحے اسی گھر کے اندر، تو امام زفر فرماتے ہیں یہ حانث ہو گیا۔ تو کہتے ہیں وقال زفر رحمہ اللہ یحنس، امام زفر رحمہ اللہ فرماتے ہیں کہ یہ شخص حانث ہو جائے گا، یعنی ان تمام صورتوں میں لوجود الشرط، شرط پائے جانے کی وجہ سے، وان قل اگرچہ قلیل ہی ہے، شرط پائی گئی اگرچہ قلیل ہے تھوڑی دیر کے لیے ہی ہے، ولنا اور ہماری دلیل یہ ہے کہ ان الیمین تعقد للبر، کہ قسم جو ہے اس کا عقد کیا جاتا ہے اس کو پورا کرنے کے لیے، قسم کھانے کا مقصد اس کو پورا کرنا ہوتا ہے، اس کو توڑنا مقصد نہیں ہوتا، لہذا جب کوئی قسم کھائے تو معلوم ہو اس کا مقصد ہے قسم کو پورا کرنا، تو کم از کم اتنی گنجائش ہو کہ وہ اس کو پورا کر سکے۔ لہذا یہ جب قسم کھاتے ہی اس نے کپڑے اتارنا شروع کر دیے تو اتنا زمانہ مستثنا ہوگا قسم سے تاکہ یہ قسم پوری کر سکے، یہ جو کپڑے اتارنے کا زمانہ ہے یہ اس قسم سے مستثنا ہوگا، ورنہ تو قسم کے پورے ہونے کی صورت ہی نہیں رہے گی بھائی، اور قسم تو پورا کرنے کے لیے کھائی جاتی ہے، تو اتنا زمانہ جس کے اندر وہ قسم کو پورا کر سکے وہ مستثنا ہوگا، لہذا ان تمام صورتوں میں وہ شخص حانث نہیں ہوگا اگر اس نے اسی وقت کپڑے اتارنا شروع کر دیے، یا اسی وقت اس نے سواری سے اترنا شروع کر دیا، یا اسی وقت اس نے گھر سے سامان کو منتقل کرنا شروع کر دیا۔ تو ولنا ہماری دلیل یہ ہے کہ ان الیمین تعقد للبر، کہ قسم جو ہے وہ پورا کرنے کے لیے کھائی جاتی ہے، فیستثنا منہ زمان تحققہ، تو اس قسم سے مستثنا ہوگا اس کے پائے جانے کا زمانہ، فَإِن لَبِسَ عَلَى حَالِهِ سَاعَتًا، تو یہ شخص اگر ٹھہرا رہا عَلَى حَالِهِ سَاعَتًا اپنی حالت پر کچھ دیر، حَانِثَ تو حانث ہو جائے گا، فَإِن لَبِسَ عَلَى حَالِهِ سَاعَتًا حَانِثَ، اور اگر یہ شخص اپنی اسی حالت پر کچھ دیر باقی رہا، حَانِثَ تو یہ حانث ہو جائے گا، لِأَنَّ هَذِهِ الْأَفَاعِيلَ لَهَا دَوَامٌ، اس لیے کیونکہ یہ جو افعال ہیں ان کے لیے دوام ہے، یعنی یہ افعال ممتدہ ہیں، کپڑے پہننا یہ بھی اس میں امتداد ہو سکتا ہے کہ سارا دن کپڑے پہنے رہے، اور اسی طرح سواری کرنا اس میں بھی امتداد ہے کہ سارا دن سواری کی حالت میں رہے، اور گھر کے اندر رہنا اس کے اندر بھی امتداد ہے۔ تو کہتے ہیں لِأَنَّ هَذِهِ الْأَفَاعِيلَ لَهَا دَوَامٌ، اس لیے کیونکہ ان افعال کے اندر دوام ہے، بِحُدُوثِ أَمْثَالِهَا، ان کے مثلوں کے پیش آنے سے۔ بھائی یاد رکھو، ادھر دیکھیے یہ گہری بات کی صاحب ہدایہ نے، ہمارے علماء فرماتے ہیں کہ یہ جو کسی چیز کی صفت ہوتی ہے اس صفت کے اندر تجدد ہوتا رہتا ہے ہر لمحے کے اندر۔ مثلا ایک چیز کا سفید رنگ ہے، تو یہ سفید رنگ یہ اس کی صفت ہے، یہ اس کی ذات نہیں ہے بلکہ یہ اس کی صفت ہے، اور صفات کے اندر تجدد ہوتا ہے، ہر لمحے نئی صفت آ رہی ہے۔ مثلا ان کپڑوں کا رنگ سفید ہے، تو اس لمحے کے اندر جو سفید رنگ ہے وہ ختم ہوا، اگلے لمحے میں نیا سفید ہے رنگ، پھر اس سے اگلے لمحے میں نیا سفید رنگ ہے، پھر وہ رنگ ختم ہوا، پھر اس سے اگلے لمحے میں نیا سفید رنگ ہے، پھر وہ رنگ بھی ختم ہوا، پھر اگلے لمحے میں نیا سفید رنگ ہے۔ تو اس طرح صفات کے اندر تجدد ہوتا ہے، یعنی ہر لمحے میں نئی صفت آتی جا رہی ہے، ہر لمحے میں نئی صفت آتی جا رہی ہے۔ تو لہذا یہ جو کپڑے پہنے ہوئے ہیں، تو یہ کپڑے پہنے ہوئے ہونا یہ بھی ایک صفت ہے، اس کے اندر بھی تجدد ہو رہا ہے، اس صفت میں بھی تجدد ہو رہا ہے، یعنی ہر لمحے میں گویا وہ پھر کپڑے پہن رہا ہے، پھر وہی کپڑے پہن رہا ہے، یا ہر لمحے میں وہ پھر سواری کر رہا ہے، پھر وہ نئی سواری کر رہا ہے، اور پھر وہ بھی ختم، تو ہر لمحے میں وہاں تجدد ہو رہا ہے، اور اسی جیسی صفت کا، اسی جیسے فعل کا تجدد ہو رہا ہے، یعنی بار بار نیا آ رہا ہے، اس کو کہتے ہیں تجدد امثال، اسی جیسے کا تجدد ہو رہا ہے. تو یہ جو افعال جن میں دوام ہوتا ہے، یہ دوام کس طریقے پر ہوتا ہے؟ تجدد امثال کے طریقے پر، تجدد امثال کے طریقے پر، کہ انہی کا مثل بار بار آتا جا رہا ہے. تو اور جن افعال کے اندر دوام نہیں وہاں تجدد امثال بھی نہیں، جیسے داخل ہونا، جیسے مالک ہونا کسی چیز کا. مالک بنیں گے آپ تو ایک لمحے میں مالک بن جائیں گے، ایسا نہیں ہو سکتا کہ صبح سے شام تک آپ آہستہ 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 مالک بنتے چلے جا رہے ہیں. تو لہذا یہ جو افعال ہیں ان کے اندر دوام ہے، تجدد امثال ہے، بار بار یہی فعل نیا آ رہا ہے، لہذا اگر کچھ لمحے بھی ٹھہرے گا تو تجدد امثال پایا گیا، تو گویا دوبارہ وہ پہننے والا فعل ہو گیا، تو یہ حانث ہو جائے گا. لہذا فوراً کپڑے اتارنا شروع کرے گا تو پھر یہ حانث نہیں ہوگا. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں لأن هذه الأفاعيل لها دوام، اس لیے کیونکہ یہ جو افعال ہیں ان کے لیے دوام ہے، بحدوث امثالها، ان کے مثلوں کے پیدا ہونے سے، کہ ان کے مثل بار بار پیدا ہو رہے ہیں، بن رہے ہیں، تو اس کو کہتے ہیں تجدد امثال یا حدوث امثال. تجدد اور حدوث کا ایک معنی ہے یعنی نئی چیز پیش آنا، تجدد کا معنی بھی نئی چیز پیش آنا اور حدوث کا معنی بھی نئی چیز پیش آنا، اور امثال جمع ہے مثل کی، ایک چیز دوسری چیز جیسی ہو تو کہتے ہیں یہ اس کے مثل ہے، یہ اس جیسی ہے، تو اس مثل کی جمع کیا؟ امثال. تو یہاں پر بھی دیکھو ایک صفت پائی جا رہی ہے اور اگلے لمحے میں یہ صفت ختم ہوئی اور اسی کے مثل نئی صفت آ گئی، تو دیکھو یہ ہے تجدد مثل. پھر اگلے لمحے میں یہ والی صفت ختم ہوئی اور نئی صفت آ گئی، پھر اگلے لمحے میں یہ والی صفت بھی ختم ہوئی اور نئی صفت آ گئی، تو اس کو کہتے ہیں تجدد امثال، کہ بار بار اس کے مثل صفت نئی نئی پیش آ رہی ہے. تو یہ صفات جو ہیں ان میں تجدد ہوتا ہے. ہمارے علماء فرماتے ہیں جیسے کپڑے کا سفید رنگ ہے تو آپ یہ نہ سمجھیں کہ یہ وہی رنگ ہے جو پہلے تھا، بلکہ ہر ہر لمحے میں یہ نئی نئی صفت آ رہی ہے بھائی، اور یہ کیا ہے؟ تجدد امثال یا حدوث امثال ہے بھائی. بات سمجھ میں آ گئی؟ یعنی بار بار اس جیسی چیزوں کا تجدد ہو رہا ہے بھائی. تو یہ مانا ہے، کہتے ہیں لأن هذه الأفاعيل لها دوام بحدوث أمثالها، اس لیے کیونکہ یہ والے جو افعال ہیں لها دوام، ان میں دوام ہوتا ہے، بحدوث أمثالها، ان جیسی صفات کے بار بار پیش آنے سے. الا یورا، کیا یہ بات معلوم نہیں ہے؟ کیا نہو یضرب لہا مدت، کہ ان کے لیے مدت بیان کی جاتی ہے. یقال، کہتے ہیں رکبت یومن، یعنی میں سارا دن سواری کی حالت میں رہا. ولبست یومن، میں سارا دن کپڑے پہنے رہا، یعنی سارا دن میں یہ کپڑے پہننے کی حالت میں رہا. بخلاف دخول، بخلاف دخول کے، کہ اس میں دوام نہیں ہے. لأنه لا يقال دخلت يوما بمعنى المدة والتوقيت، اس لیے کیونکہ عربی زبان میں دخلت يوما مدت اور توقیت کے معنی میں نہیں کہتے. بھئی دیکھو، میں نے بتایا کچھ افعال میں دوام ہے جبکہ دخول میں اور خروج میں دوام نہیں ہے، تو ان کے ساتھ بھی ظرف ذکر ہوتا ہے. مثلا ایک آدمی کہتا ہے رکبت يوما، تو اس کا معنی یہ ہے کہ میں سارا دن سواری کرتا رہا، اور لبست یومن، میں سارا دن وہ کپڑے پہنے رہا. لیکن دخلت یومن کا معنی یہ نہیں ہے کہ سارا دن میں یہ دخول والا، داخل ہونے والا فعل سر انجام دیتا رہا، بلکہ دخول کے ساتھ جب ظرف ذکر کیا جائے، مثلا دخلت یومن، تو اس کا مطلب یہ ہوتا ہے کہ اس دن کے ایک جز میں داخل ہوا تھا. یہ جو یوم کا لفظ دخلتو کے ساتھ ذکر ہوا، یہ اس دخول کے فعل کی مدت نہیں بیان کر رہا کہ سارا دن میں دخول والا فعل کرتا رہا، بلکہ یہ بتلا رہا ہے کہ اس دن کے ایک جز کے اندر دخول واقع ہوا تھا. तो दाखिल होने के साथ भी यौम का लफ्ज जिक्र करते हैं और सवार होने और कपड़े पहनने के साथ भी दिन का लफ्ज जिक्र करते हैं, लेकिन सवार होना और कपड़े पहनना उसमें दवाम होता है तो वहां यौम का लफ्ज दवाम बयान करता है, यानी उस चीज की मुद्दत बयान करता है, उसकी तौकीद करता है, वक्त की तहदीद करता है कि सारा दिन मैं सवार रहा या सारा दिन मैं वो कपड़े पहने रहा। जबकि दुखूल के साथ जब यौम का लफ्ज जिक्र किया जाए तो ये यौम का लफ्ज इस दुखूल की मुद्दत नहीं बयान कर रहा कि सारा दिन मैं दुखूल वाला फेल करता रहा, बल्कि माना यह है कि उस दिन के एक जुज में मैंने दुखूल किया, क्योंकि दुखूल के अंदर इम्तिदाद नहीं है, दुखूल का फेल तो एक लम्हे में वाकई हो जाता है। बात समझ में आ गई। तो लिहाजा दुखूल के साथ यौम का लफ्ज है तो वो मुद्दत बयान नहीं करता, क्योंकि दाखिल होने के फेल में इम्तिदाद है ही नहीं। भाई बात समझ में आ गई। लबिस्तु यौमन का क्या माना कि मैं सारा दिन कपड़े पहने रहा, देखो वहां मुद्दत के तौर पर वक्त को यौम को जिक्र किया जा रहा है। रकीबतु यौमन, मैं सारा दिन सवारी करता रहा, यानी सवारी की हालत में रहा, तो वहां तो यौम का लफ्ज जो जिक्र किया जा रहा है वो मुद्दत के लिए है, वो तौकीद के लिए है। तौकीद का क्या माना? वक्त मुकरर करना, किसी चीज के लिए वक्त बयान करना। तो सवारी करना और इसी तरह कपड़े पहनना, ये इन अफाल में तो इम्तिदाद है, तो इनके साथ जब वक्त जिक्र किया जाएगा तो वो वक्त इस फेल की मुद्दत बयान कर रहा है। लेकिन दुखूल के साथ जब यौम वगैरह का लफ्ज जिक्र किया जाए तो वो उसकी मुद्दत और तौकीद बयान करने के लिए नहीं होता भाई, क्योंकि दुखूल के अंदर इम्तिदाद है ही नहीं भाई। फिर देख लीजिए, कहते हैं अला यूरा अन्नहु युज़रबु लहा मुद्दतुन, क्या यह बात मालूम नहीं है कि अन्नहु युज़रबु लहा मुद्दतुन, कि इसके लिए मुद्दत बयान की जाती है। युकालु रकीबतु यौमन, कहा जाता है रकीबतु यौमन, मैं सारा दिन सवार रहा। वलबिस्तु यौमन, मैं सारा दिन कपड़े पहने रहा। बिखिलाफी दुखूल, बखिलाफ दुखूल के, لأنه لا يقال دخلت يوما بمعنى المدة والتوقيت, इसलिए क्योंकि अरबी जुबान में دخلت يوما मुद्दत और तौकीद के माना में नहीं कहते। मुद्दत और तौकीद के माना में यूं तो कहा जाता है रकिबतु यौमन, ये यौम मुद्दत है और तौकीद है सवारी के लिए, लेकिन दखलतु यौमन यहां पर ये जो यौम को जिक्र किया जा रहा है ये मुद्दत और तौकीद के लिए नहीं है। बात समझ में आ गई। तो तौकीद का माना है किसी चीज का वक्त मुकरर करना, उसका उसकी हदबंदी करना। वलौ नवल इब्तिदा अलखालिस युसद्दकू, वलौ नवल इब्तिदा अलखालिस युसद्दकू, और अगर ये कसम खाने वाले ने इब्तिदाए खालिस की नियत की है तो फिर इसकी तस्दीक की जाएगी। भाई सूरत ये, एक आदमी ने कपड़े पहने हुए हैं और कहता है वल्लाह ये कपड़े मैं नहीं पहनूंगा, और फिर उसने कपड़े नहीं उतारे उसी वक्त, और कहता है कि भाई मेरे कहने का मतलब यह था कि इनको उतारने के बाद मैं दोबारा नहीं पहनूंगा, तो कहते हैं इस सूरत में उसकी तस्दीक की जाएगी, क्योंकि उसका कलाम इस माना का इहतमाल रखता है। उसने भी क्या कहा है कि वल्लाह मैं ये कपड़े नहीं पहनूंगा, तो इसका यह माना भी हो सकता है कि जब एक दफा उतार दूंगा तो दोबारा नहीं पहनूंगा। तो कहते हैं वलौ नवल इब्तिदा अलखालिस युसद्दकू, और अगर उस शख्स ने उस फेल के खालिस इब्तिदा की नीयत की कि नए सिरे से ऐसा नहीं करूंगा तो युसद्दकू, तो उसकी तस्दीक की जाएगी। लिअन्नहु मुहतमलु कलामी ही, इसलिए क्योंकि यह भी उसके कलाम का मुहतमल है, उसके कलाम में इसका इहतमाल है, और कलाम में जिस चीज का इहतमाल हो उसकी नीयत करना सही है। قال ومن حلف لا يسكن هذه الدار, قال से मुराद साहिब कुदूरी हैं। قال साहिब कुदूरी फरमाते हैं ومن حلف لا يسكن هذه الدار, कि जिस शख्स ने कसम उठाई कि वो इस घर के अंदर रिहाइश नहीं रखेगा, فخرج بنفسه, भाई सूरत मसला ये, एक आदमी ने कहा कि वल्लाह मैं इस घर के अंदर रिहाइश नहीं रखूंगा, और फिर उस घर से निकल गया, हालांकि इसका सामान भी वहीं पर है और इसके बीवी बच्चे भी वहीं पर है, तो कहते हैं इस सूरत में ये हानिस हो गया। क्योंकि जब तक घर का सामान और बीवी बच्चे वहीं पर हैं तो कहा जाता है कि यह आदमी यहां रहता है। हां, जब बीवी बच्चों और सामान को मुंतकिल कर देगा फिर कहा जाता है यह आदमी यहां से मुंतकिल हो गया है। तो काल साहिब कुदूरी फरमाते हैं, वमन हलफ ला यस्कुनु हादिहि दारा, और जिस शख्स ने कसम उठाई कि वो इस घर में रिहाइश नहीं रखेगा, फखरजा बिनफसिही, तो वो खुद उस घर से निकल गया, वमताउहु व अहलुहु फीहा, और हाल यह है कि उसका सामान और उसके घर वाले उसी घर में हैं, वलम युरिद रुजुअ इलैहा, और इस आदमी ने उस घर में वापस लौटने का इरादा नहीं किया, उसका इरादा मैं दोबारा यहां नहीं आऊंगा, तो भी हानिसा, ये शख्स हानिस हो जाएगा, लिअन्नहु युअद्दु साकिनम बिबकाई अहलिही व मताईही फीहा उर्फन, लिअन्नहु युअद्दु साकिनन, इसलिए क्योंकि इस आदमी को वहीं पर रहने वाला शुमार किया जाएगा, बिबकाई अहलिही व मताईही फीहा उर्फन, उस घर के अंदर उसके घर वालों के और सामान के बाकी रहने से, उर्फन उर्फ के एतबार से, उर्फ के एतबार से इस आदमी को वहीं पर रहने वाला शुमार किया जाएगा उसके घर वालों और उसके सामान के बाकी रहने की वजह से। यह माना है लिअन्नहु युअद्दु साकिनम बिबकाई अहलिही व मताईही फीहा उर्फन, इसलिए क्योंकि उर्फ के एतबार से इस आदमी को अपने घर वालों और अपने सामान के वहां बाकी रहने से वहीं पर रहने वाला शुमार किया जाएगा। फ़इन्ना सूकिया आम मता नहारिही फिस सूकी, सूकियुन सूक बाजार को कहते हैं, सूकियुन बाजार वाला जी। मुराद है दुकानदार और ताजिर भाई, दुकानदार और ताजिर सारा दिन दुकान पर रहता है तो घर से बाहर है लेकिन फिर भी कहता है मैं फुला गली में रहता हूं क्योंकि उस घर में उसका सारा सामान भी है और उसके घर वाले भी हैं। तो कहते हैं फैन सूकी या आम मता नहारी ही फिर सूकी, इसलिए क्योंकि बाजार वाला शख्स आम मता नहारी ही दिन का अक्सर हिस्सा फिर सूकी बाजार में होता है, वह यकूलू और वो कहता है अस्कुनु सिक्कता कदा कि मैं फुला गली में रहता हूं, वल बैतु वल महल्लतु बिमंजिलति दारी, और बैत और महल्ला जो है ये भी दार के दर्जे में है, बैत और महल्ला भी दार के दर्जे में है, एक कमरा है उसके अंदर एक आदमी का रहता है और उसके बीवी बच्चे भी हैं, और या इसी तरह एक महल्ला है उसके अंदर एक आदमी रहता है और फिर वो कसम उठाता है वल्लाह मैं इस बैत में नहीं रहूंगा या वल्लाह मैं इस महल्ले में नहीं रहूंगा, और फिर बीवी बच्चे भी वहीं पर हैं और सामान भी वहीं पर है लेकिन खुद वहां से निकल गया और उसका इरादा है मैं वापस नहीं आऊंगा, फिर भी यह हानिस हो जाएगा क्योंकि इसके बीवी बच्चे और घर का सामान वहीं पर है भाई। तो यह माना है वल बैतु वल महल्लतु बिमंजिलति दारी, और बैत और महल्ला जो है वो भी दार के दर्जे में है, वलौ कानल यमीनु अलल मिस्री, और अगर ये कसम शहर पर थी, यानी शहर के बारे में एक आदमी ने कसम खाई कि वल्लाह मैं इस शहर में नहीं रहूंगा और फिर वो इस शहर से चला गया, अलबत्ता उसके बीवी बच्चे और घर का सामान वगैरह सारा वहीं पर है, तो कहते हैं इस सूरत में हानिस नहीं होगा। तो कहते हैं वलौ कान अल यमीन अल मिस्री, और अगर यह कसम शहर पर हुई, ला यतवक्कफुल बिर्रु अला नक़्ल अल मताई वल अहली, तो मौकूफ नहीं है कसम का पूरा करना उस सामान और घर वालों के मुंतकिल करने पर, फी मारुविया अन अबी यूसुफ रहमल्ला, उस रिवायत में जिसको रिवायत किया गया है इमाम अबू यूसुफ रहमल्ला से, लिअन्नहु ला युअद्दु साकिनन फिल लदीन तकला अनहु उर्फन, इसलिए क्योंकि आदमी जिस शहर से मुंतकिल हो जाए तो वहां उसको रहने वाला शुमार नहीं किया जाता उर्फ के अंदर भाई, लिअन्नहु ला युअद्दु साकिनन फिल लदीन तकला अनहु उर्फन, इसलिए क्योंकि उर्फ के एतबार से इसको उस शहर में रहने वाला शुमार नहीं किया जाता जिससे यह मुंतकिल हो गया है, बिखिलाफ अल अव्वल बखिलाफ पहली सूरत की, यानी घर बैत और महल्ले का यह हुकाम नहीं है। वल करियतु बिमंजिलतिल मिस्रफ सहीह मिनल जवाबी, और गांव जो है वो भी शहर के दर्जे में ही है, फिर सहीह मिनल जवाबी, सही जवाब के मुताबिक, सही जवाब के मुताबिक गांव का भी वही हुक्म है जो शहर वाला है। ثم قال ابو حنيفة رحمه الله لا بد من نقل كل المتاع, अच्छा भाई एक शख्स ने कहा कि वल्लाह मैं इस घर में नहीं रहूंगा, फिर वहां से उसने सामान मुंतकिल करना शुरू कर दिया, تو کتنا سامان نقل کر لے کہ پھر ہم حکم لگا دیں کہ یہ یہاں سے منتقل ہو گیا ہے. تو امام صاحب فرماتے ہیں کہ اس کو اپنا سارا سامان منتقل کرنا پڑے گا, حتیٰ کہ اگر ایک میخ جو ہے, ایک کیل جو ہے, وہ بھی وہاں پر رہ گئی تو یہ حانس ہو جائے گا, یہ شخص حانس ہو جائے گا. جبکہ امام ابو یوسف رحمہ اللہ فرماتے ہیں اکثر سامان کا اعتبار کیا جائے گا, للاکثر حکم الکل. تو لہذا جب یہ گھر کا اکثر یعنی زیادہ تر سامان منتقل کر دے گا تو ہم کہیں گے کہ اس نے اپنی قسم پوری کر دی ہے, یہ حانث نہیں ہے بھائی. جبکہ امام محمد رحمہ اللہ فرماتے ہیں کہ گھر کا جو ضروری سامان ہے, جو رہنے کے لیے ضروری ہوتا ہے, جب یہ ان چیزوں کو منتقل کر لے گا تو ہم کہیں گے یہ یہاں سے منتقل ہو گیا ہے. اور فقہا فرماتے ہیں کہ امام محمد رحمہ اللہ کے قول میں عوام کے لیے بڑی آسانی ہے اور یہ بڑا اچھا قول ہے. لیکن یاد رکھو فتویٰ جو ہے امام ابو یوسف رحمہ اللہ کے قول پر ہے کہ اکثر سامان کو دیکھا جائے گا, اگر اکثر اس نے منتقل کر لیا ہے تو کہا جائے گا اس نے اپنی قسم پوری کر لی ہے, یہ حانس نہیں ہے بھائی. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں ثم قال ابو حنیفۃ رحمہ اللہ, پھر امام اعظم ابو حنیفہ رحمہ اللہ فرماتے ہیں لا بد من نقل کل المتاع, کہ ضروری ہے سارے سامان کو منتقل کرنا, حتی لو بقی وتد یحنس, وتد وتد اور وتد یہ میخ کو کہتے ہیں, کیل بھائی جو دیوار میں لگائی جائے بھائی, حتی لو بقی وتد یحنس, یہاں تک کہ اگر ایک میخ بھی باقی رہ گئی تو یہ حانس ہو جائے گا, لأن السكن قد ثبت بالكل, اس لیے کیونکہ رہائش اس سارے سامان کے ذریعے ثابت تھی, فيبقى ما بقي شيء منه, تو جب تک ان میں سے کوئی بھی چیز باقی ہے تو رہائش باقی ہے. وقال ابو یوسف رحمہ اللہ, اور امام ابو یوسف رحمہ اللہ فرماتے ہیں یعتبر نقل الاکثر, کہ اکثر سامان کا نقل کرنا معتبر ہے, لان نقل الکل قد یتعذر, اس لیے کیونکہ سارے سامان کو منتقل کرنا وہ متعذر ہوتا ہے, ممکن نہیں ہوتا یا مشکل ہوتا ہے. وقال محمد رحمہ اللہ, اور امام محمد رحمہ اللہ فرماتے ہیں یعتبر نقل ما یقوم به قد خدائیته, قد خدائیہ بھائی یاد رکھو یہ فارسی لفظ ہے, یہ قد خدا سے ہے, قد خدا, قد خدا فارسی لغات کے اندر قد خدا کا معنی لکھا ہے شادی شدہ آدمی, شادی شدہ آدمی اس کو قد خدا کہتے ہیں. تو قد خدائیہ یعنی شادی شدہ آدمی کی طرف جو چیز منسوب ہے مراد اس کے گھر کا سامان ہے. شادی شدہ آدمی یقیناً اس کے بیوی بچے ہوں گے, اس کے گھر کا الگ سامان ہوگا بھائی, تو قد خدائیہ سے مراد اس گھر کا سامان مراد ہے بھائی. تو کہتے ہیں وقال محمد رحمہ اللہ, اور امام محمد رحمہ اللہ فرماتے ہیں یعتبر نقل ما یقوم به قد خدائیته, قد خدا بھائی کاف پر فتحہ ہے اور خا پر پیش ہے اور اس کے بعد دال ہے بھائی, بعض کتابوں والوں نے زال لکھا ہے لیکن یہ درست نہیں ہے, یہ دال ہی ہے بھائی. تو امام محمد رحمہ اللہ فرماتے ہیں یعتبر نقل ما یقوم به قد خدائیته, کہ معتبر ہے نقل کرنا اس چیز کا کہ جس کے ساتھ گھر کا قد خدائیہ قائم ہے, یعنی جس کے ساتھ امور خانہ داری جو ہیں, گھر کے جو کام ہیں وہ قائم ہوتے ہیں, جو گھر میں جو ضروری چیزیں ہوتی ہیں. لأنما وراء ذلك ليس من السكنى, اس لیے کیونکہ اس کے علاوہ جو ہیں وہ چیزیں تو رہائش میں سے نہیں ہیں, وہ تو زائد چیزیں ہیں. قالوا فقہا فرماتے ہیں هذا احسن وارفق بالناس, کہ یہ قول زیادہ اچھا ہے اور لوگوں کے لیے اس میں زیادہ نرمی ہے. وينبغي ان ينتقل الى منزل اخر بلا تاخير حتى يبر, اور مناسب یہ ہے کہ یہ شخص دوسرے گھر منتقل ہو جائے بلا تاخیر, بغیر تاخیر کیے, حتی یبر تاکہ قسم پوری کر لے. فَإِنْ اِنْتَقَلَ إِلَى السِّكَّةِ أَوْ إِلَى الْمَسْجِدِ قَالُوا لَا يَبِرُّ, بھئی صورت یہ کہ اس آدمی نے گھر سے سامان منتقل کیا اور گلی میں رکھ دیا یا مسجد میں رکھ دیا تو کیا قسم پوری ہو گئی, وہ منتقل ہو گیا؟ کہتے ہیں نہیں, یہ منتقل ہونا نہیں ہے, اس لیے کیونکہ جب تک نئی جگہ پر منتقل نہیں ہوگا لوگ یہ نہیں کہیں گے کہ یہ یہاں سے منتقل ہوا ہے بھائی. تو کہتے ہیں فَإِنِ انتقل إِلَى السِّكَّةِ أَوْ إِلَى الْمَسْجِدِ، اور اگر یہ شخص منتقل ہو گیا گلی کی طرف یا مسجد کی طرف، قالوا لا يبرو، تو فقہا فرماتے ہیں کہ یہ قسم پوری کرنے والا نہیں ہے. دلیله فی الزیادات، اس کی دلیل زیادات میں وہ یہ ہے کہ ان من خرج بعیاله من مصره، کہ جو شخص اپنے اہل و عیال کے ساتھ اپنے شہر سے نکل گیا، فما لم يتخذ وطنا آخر، تو جب تک یہ کوئی دوسرا وطن نہیں بنا لیتا، يبقى وطنه الاول فی حق الصلاۃ، تو پہلا وطن ہی اس نماز کے حق میں رہے گا. جب تک اس نے دوسری جگہ کو اس نے اپنا وطن نہیں بنا لیا، تو تب تک اس شہر کے اندر نماز کا وہی حکم ہوگا جو وطن میں ہوتا ہے، یعنی پوری نماز پڑھنا پڑے گی، قصر نہیں کر سکتا. ہاں جب دوسری جگہ کو وطن بنا لے گا، اب ہم کہیں گے یہ یہاں سے منتقل ہو گیا ہے، اب وہ اس کا وطن بن گیا اور یہ شہر اب اس کا وطن نہ رہا، تو یہاں اگر آئے گا تو پھر اب مسافر ہوگا اور قصر نماز کرے گا، یعنی چار رکعت کے بجائے دو رکعت ادا کرے گا. تو کہتے ہیں فما لم يتخذ وطنا آخر، تو جب تک یہ دوسرا وطن نہیں بنا لیتا، يبقى وطنه الاول في حق الصلاة، تو اس کا پہلا وطن ہی نماز کے حق میں باقی رہے گا. كذا هذا، اسی طرح یہ بھی ہے، یعنی یہاں بھی جب تک دوسرے گھر کو اپنا مسکن نہیں بنا لیتا، تب تک اس کو منتقل ہونے والا نہیں کہیں گے. بات سمجھ میں آ گئی، حل ہو گیا. چلیے بس، بہذا هو المرام، واللہ اعلم بحقیقت الکلام.